علما إني أسألك علما نافعا ورزقا تعصر وتمم بالخير. اللهم آتي نفسي تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. آمين يا رب العالمين. السلام عليكم ورحمة الله وبركاته. جی کیا حال ہے آپ سب کا؟ کیسا لگ رہا ہے اس رمضان کے ساتھ؟ ماشاءاللہ جی کیا فیلنگس ہیں اس قرآن کے ساتھ؟ کیا فیلنگس ہے اس رمضان کے ساتھ قرآن لینے کی؟ کیا فیلنگس ہے تھوڑا شیئر کریں گے؟ اور ابھی ماشاءاللہ ہمارے 13 پارہ ہو گئے ہیں، تو مجھے یہ بتائیں، جیسے ساتھ جب ہمیں 10th پارہ کے بعد ہوم ورک دیا تھا، کہ ابھی تک میں نے اس قرآن سے کیا لیا ہے، 10 پاروں سے کیا سیکھا؟ جی آپ نہ شیئر کریں کہ اپنی فیلنگس بتائیں کہ اب یہ آپ کی کیا فیلنگس ہیں، کیا محسوس کر رہے ہیں آپ لوگ؟ جی الحمدللہ قرآن کی بک الحمدللہ صحیح جی، اور بھوک بڑھ گئی ہے، شوق بڑھ گیا ہے، جتنا زیادہ اس کو سیکھتے جاتے ہیں اتنا زیادہ اور دل کرتا ہے اس کو سیکھنے کو، ایسا ہی ہے نا؟ جی جیسے ہمارا اس دفعہ کا جو موٹو ہے القرآن الحیاتی، جی وعلیکم السلام، القرآن الحیاتی، قرآن میری زندگی ہے. کیا واقعی قرآن ہماری زندگی بن گیا ہے؟ اللہ کے خوف بڑھتا جا رہا ہے، جی اللہ کا خوف بڑھتا جا رہا ہے، جی الحمدللہ. کیا ابھی یہ مجھے، وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ، اچھا مجھے یہ بتائیں کہ ابھی تک جو ہم نے اس قرآن سے سیکھا ہے، اس میں ڈوز تھے، ڈونٹ ہے، اور اس کے علاوہ ابھی ہم نے انبیاء کے قصے پڑھے ہیں، پھر ابھی کل ہم نے سورہ یوسف کا کیا تھا، سورہ یوسف سے دیکھتے ہیں، مجھے بتائیں کہ کل جو ہم نے کیا، ابھی تھوڑا ٹائم لگ رہا ہے، پہلی بار پڑھ رہے ہیں اس قرآن کو، جی ماشاءاللہ، بلکہ اس کے لیے کمٹمنٹ کریں جو لوگ پہلی دفعہ کر رہے ہیں، جنہوں نے رجسٹر بھی کروایا ہے، اور اس کے لیے واقعی آپ کے ذہن میں ہو کہ نیکسٹ اسٹیپ رمضان کے بعد میں نے کیا لینا ہے، نیکسٹ اسٹیپ جو میں نے اس کو تفسیر دیکھیں. ابھی آپ دیکھیں ہم ابھی ایک ایک پارہ کر رہے ہیں، تو ہم ایک کچھ آیات کا ٹاپک جو ہمارا دو دو تین تین گھنٹے کا چلتا ہے، تو ہم 3 گھنٹے میں پورا پارہ کر رہے ہیں، صرف ابھی ٹرانسلیشن کے گو تھرو جا رہے ہیں نا، تو اس کے لیے ہم نے کوشش کرنی ہے، بہت زیادہ کوشش کرنی ہے، بلکہ نیت کرنی ہے ہم نے کہ ہم اس کو اپنا ایک موٹو بنا لیں. جی مین بھی پہلے بھی پہلی دفعہ، جی مین بھی پہلی دفعہ ہوں، میں بھی پہلی دفعہ، جی بالکل، جی جو جو پہلی دفعہ ہے ان کو اہلم و سہلم مرحبا، اور وہ ضرور کمٹمنٹ کریں، جو بھی سسٹرز نے فرسٹ ٹائم، ابھی دیکھیں آپ صرف سن رہے ہیں، ابھی میں آپ کو تھوڑا سا، میں آپ سے ایک چیز شیئر کرنا چاہ رہی ہوں کہ ہم قرآن کیوں پڑھیں، ہمارا اس قرآن سے تعلق کیوں ہو، ہم اس سے کیوں محبت رکھیں، یہ بتائیں. ابھی جن لوگوں، دیکھیں پہلے ہم مسلمان ہیں نا، شروع سے ہی ہم لوگوں، جیسے قرآن شروع سکھایا گیا ہے بچپن سے، جیسے ہم نے مسجد میں سیکھا ہے، یا ہم مطلب کسی نے ہمیں، آج کل تو آن لائن زیادہ کر رہے ہیں نا، جی قرآن میں بار بار صبر کی تلقین ہے، یہی سمجھ آیا ہے کہ اللہ پر ایمان اور صبر بہت ضروری ہے قرآن پر عمل کرنے کے لیے. بالکل جی بالکل، وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. قرآن جو ہے آخرت میں اللہ کا فضل حاصل کرنا ہے، جی بالکل اللہ کا فضل حاصل کرنا ہے. اور آپ نے سب سے جو مین چیز ابھی جو ابھی بار بار سے استاد جی بولتے ہیں، القرآن الحیاتی، جو ہمارا اس مین تھیم ہے، قرآن کو ابھی آپ یہ ریئلائز کریں، محسوس کریں کہ واقعی قرآن میری زندگی بن رہا ہے، واقعی قرآن کو میں سب سے زیادہ اس کو اہمیت دے رہی ہوں باقی چیزوں کے بنسبت، یہ ہم نے ضرور اپنے اندر شوق ڈالنا ہے، ٹھیک ہے نا. اور یہ جو قرآن کے ساتھ محبت، دیکھیں پہلے بھی ہے، شروع سے بچپن سے سے ہم پڑھتے تھے، لیکن ابھی جو ابھی دیکھیں، صرف آپ ٹرانسلیشن کی گو تھرو جا رہے ہیں، لیکن جب آپ تفسیر کے ساتھ، تجوید کے ساتھ سیکھیں گے، اس وقت دیکھیں آپ کا کیا ہے، کیسی فیلنگس ہوں. جو لوگ کر رہے ہیں ماشاء اللہ، وہ آپ بتائیں گے کہ ان کی کیا فیلنگس ہیں ماشاء اللہ. جن لوگوں نے قرآن پڑھا ہوا ہے، میں آپ نہیں بتاؤں، مجھے تو بہت اچھا لگتا ہے، بلکہ انتظار رہتا ہے اس ٹائم کا نا، کہ کب میرا یہ سٹارٹ ہو اور کب ہم اس کلاس کے ساتھ دوبارہ بیٹھے. آج ماشاء اللہ 14th پارہ ہے، جیسے سادہ سے کہتے ہیں ٹائم گزرتا جا رہا ہے، تو ज्यादा, जैसे रमजान भी हाथ से निकलता जा रहा है, अभी हमारा कुछ जगह पे छठा रोजा है, कुछ जगह पे सातवां है, तो दुआ करें कि अल्लाह ताला से, कि अल्लाह ताला इसको हमारी वाकई जो है कुरान हमारी जिंदगी बना दे। जी सूरह यूसुफ से बताएं, सूरह यूसुफ में अगर यूसुफ अलैहिस्सलाम के किरदार से क्या सीखा है आपने? जी हर वक्त दौरे कुरान नया लगता है। जी बिल्कुल जी, वाकई कुरान तो कुरान है ना, इसमें हर दफा आप सीखेंगे, हर दफा आपको एक नए तरीके से ये चीज सिखाएगा। जी मोहसिन बनना है और इस पर जमने के लिए बहुत, जी दुआओं से मुझे याद आए कि दुआएं बहुत ज्यादा किया करें अपने लिए, जिससे क्योंकि कुरान की महफिल होती है ना, कुरान पर जो है अल्लाह की रहमत होती है, फरिश्ते दुआएं करते हैं, जैसे कहते हैं मछलियां समंदर में, चिमटियां बिलों में, और जो है फरिश्ते पर बिछाते हैं अहले इल्म वालों के लिए, तालिब इल्म जो है कुरान के हैं, तो ज़रूर ज़रूर इसके लिए हमने बहुत ज़्यादा, अभी रमजान का महीना है जैसे हमें बताया गया है कि इसमें हमने क्या करना है, ज़्यादा से ज़्यादा अपने लिए, अपनों प्यारों के लिए, सब के लिए दुआ करनी है और इस्तकामत की, जैसे अभी यहाँ पे आप लिख रहे हैं जमने के लिए वो दुआ करनी है, इस्तकामत की दुआ करनी है, औलाद की तरबियत के बारे में नॉलेज मिला, जी देख लें कि हम इसको क्या समझते थे, हम तो सिर्फ इसको बख्शवाने बख्शवाने के लिए करते थे, अगर कोई फोत हो गया जी उसकी बरसी के लिए, उसके लिए करते थे, कुरान तो ये हमारी जिंदगी, ये हमें समझा रहा है कि ज़ालिकल किताबु ला रैब फीही हुदा लिलमुत्तकीन, कि इस किताब में कोई शक नहीं, जो हदायत है डरने वालों के लिए, तकवा करें सब्र और अपनी ख्वाहिशात पर काबू और अल्लाह पर तकवा का, और तकवा सूरह यूसुफ से सीखा। अल्हम्दुलिल्लाह जी बिल्कुल वाकई यूसुफ अलैहिस्सलाम की किरदार से कि उनके भाइयों ने उनके साथ क्या सलूक किया, और सबसे जो अच्छी बात मुझे कल भी जैसे साझा जी कि गीबत को जो है करनी है, गीबत नहीं करें, आप देखें उन्होंने इतना उनके साथ बुरा किया, फिर भी अगर यूसुफ अलैहिस्सलाम की किरदार देखिए अपने भाई के साथ, उनको अल्लाह की खातिर माफ़ कर दिया, अगर यकूब अलैहिस्सलाम के किरदार से देखें, अगर यकूब अलैहिस्सलाम ने जब इतनी मुश्किल आए, इतना रोते रहे अपने बेटे के लिए क्योंकि उनके इख्तियार में नहीं था, फिर भी उन्होंने हमेशा यही एक तो दुआ के हमेशा कहते थे कि जो भी काम शैतान बुरा है शैतान की तरफ से है और मैं अल्लाह तला से मदद मांगता हूँ जी, और जो दुआ करते थे इन्नमा अश्कु बसी व हुज़्नी इलल्लाह, जितनी भी अभी तक आपने कुरानी दुआएं पढ़ी हैं अपने अम्बिया की, जितनी उनको जरूर हाईलाइट करें, बल्कि हिस्सुल मुस्लिमीन इन करीब दुआ की बुक है, अगर आप ये ऐप पे गूगल पे सर्च करेंगे कुछ के पास होगी तो अपनी दुआओं में लाजमन शामिल करें जी, बचपन से ही बच्चों की तरबियत करनी है, बिल्कुल देखिए हमारी तरबियत होगी तो हम बच्चों की कर सकेगा, हमें कुछ आता होगा तो हम बच्चों को बताएंगे। अभी भी मैं मुझे कल परसों जैसे तजवीज़ के लिहाज से बात करूंगी कि हमें आप हमारे लिए काबिले शर्म बात है कि हम अपने बच्चों को तजवीज़ से कुरान नहीं पढ़ा सकते, क्योंकि हम कहते हैं कोई स्काइप पे हमें मिल जाए, किसी कारी के पास कोई हमें पढ़ा, तो हमने अपने आप को भी इस काबिल बनाना है कि हमें खुद भी कुरान पढ़ना है ताकि हम खुद बच्चों को घर में पढ़ा सकें, ये चीज़ की जरूर हमने करनी है जी। बहुत ज्यादा बात जैसी हर हाल में सब्र और अल्लाह पर तवक्कल सीखा है जी, बिल्कुल सही, और अल्लाह पर तवक्कल सीखा और कभी भी नेमतों को ज्यादा जाहिर नहीं करना, अब जो हमने जैसे सूरह यूसुफ से हमने सीखा था नेमतें आकर आपको मिल गई हैं, हर हाल में कुछ चीजों को शो करना अच्छा है लेकिन बार दफा उस पर नजर लग जाती है, नजर के बारे में आपको पता चला कि नजर बरहक है, नजर लग सकती है तो उसके लिए आपने क्या तदाबीर करनी चाहिए है ये आपको पता चलेगा। और एक और चीज जो उस्ताजा जी ने हमें सूरह यूसुफ जैसे बताया था कि हर रोने वाला मजलूम नहीं होता, और जो नेमत होती है उसमें आजमाइश भी होती है, ठीक है। उस्ताजा जी का नेम क्या है? जी उस्ताजा इफ़त मकबूल, ठीक है। अगर आप नूरुल कुरान की वेबसाइट पे जाएंगे वहाँ पे आपको उस्ताजा जी का सारा इंट्रोडक्शन भी मिल जाएगा, देखिए उस्ताजा जी ने भी ज्वाइन कर लिया इंशाल्लाह ताला, तो बस ये दुआ करें कि हमने इस कुरान को वाकई अपनी जिंदगी बनाना है। अभी जिन लोग जो लोग नए हैं उनको हम वेलकम करते हैं, बल्कि मैं आप सबसे ये ही रिक्वेस्ट करूंगी कि हमारे बहुत सारे कोर्सेज ऑनलाइन हो रहे हैं, आप उनको ज्वाइन करें अभी से, रजिस्टर्ड करवा लें, अभी कोई नया भी अगर स्टार्ट होगा इंशाल्लाह ताला वो भी हम आपको उसका इंट्रोडक्शन देंगे, बल्कि उसका फ्लायर भी आपको सेंड करेंगे, अगर आप लोगों ने रजिस्टर्ड करवाया तो इंशाल्लाह ताला आपको देंगे जरूर। जहां भी ये सबसे ज्यादा देखिए, हम घर बैठे हुए हैं और घर बैठ के हम लोग कुरान सीखते हैं। जब से कुरान पढ़ना शुरू किया है, मेरे सब्र को और अल्लाह पर तवक्कल को अपनी जिंदगी में शामिल कर लिया। अल्हम्दुलिल्लाह, जिस अल्हम्दुलिल्लाह, बिल्कुल हस्बुनल्लाह व निअमल वकील, ये भी है और दुआओं के, बल्कि आपने अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, जैसे हर बात पे, खाने पे, जैसे कल भी साजे थे, सांस लेना, हम अपने जिस्म की जो बारिश की जो चीजें हैं उनका भी हम शुक्र नहीं अदा कर सकते। आपने गुर्दों को, किसी को किडनी स्टोन है, किसी को प्रॉब्लम हो रही है, डायलिसिस लोग करवा रहे हैं, किसी को हार्ट का कोई पेशेंट है, किसी को ब्लड प्रेशर है, किसी को शुगर है, तो इसलिए आप जरूर दुआ कर, अल्लाह सिखा का इफ्फा माना था हुसनल खुलक दुआ बिल कदर, जरूर दुआ किया करें अपने लिए कि अल्लाह ताला हमें सेहत और अफियत की हालत में रखें और ये इस कुरान से जुड़े रखें। अभी भी जितना हमारा रमदान बाकी है, इसको हम अफियत के साथ पूरा इस कुरान से पूरा कर सकें, ठीक है। अच्छा, फिर एक और मुझे बताएं कि अब वाकई तन्हाई हमारे जो है रूह की गजा है, इसके बारे में थोड़ा सा मुझे बताएं। तन्हाई रूह की गजा है जी, ये इसके बारे में थोड़ा सा बताएंगे कि क्या फीलिंग्स आती है जी, कैसे, थोड़ा सा इसके बारे में बता शेयर करें। एक तन्हाई वाकई हमारी रूह की गजा है, क्या फीलिंग्स आती हैं? आप तन्हा होते हैं तो क्या महसूस करते हैं? बाज़ लोग तन्हा होते हैं कि कुछ गलत काम करने के लिए, म्यूजिक सुनने के लिए, गाने या ड्रामा देखने के लिए, क्योंकि आजकल तो मोबाइल पे आपको हर चीज मिल रही है ना, मीडियम की वजह से हर चीज। आगे तो होता था कि स्पेशल टीवी रिमोट लोगे, ऑन करोगे जी, तदब्बुर करना आ गया। अल्हम्दुलिल्लाह, सही बात है, बिल्कुल तदब्बुर आता है, यू कैन कंसंट्रेट मोर, अल्हम्दुलिल्लाह, सही बात है। और सबसे ज्यादा अपनी गलतियों पे हम लोग देख सकते हैं कि हमसे कितनी गलतियां हुई हैं। आप इस्तग़फार ज्यादा से ज्यादा, जैसे रमदान जो खासकर जो है हमारा सहरी का टाइम होता है, उसको जरूर किया करें। और जैसे सागर ने बोला कि कोई भी वक्त जो है वो जिक्र से खाली ना जाए, जिक्र, अपनी जबान को जिक्र से तार रखे, तन्हाई में अल्लाह की कुदरत पर गौर होता है। अल्हम्दुलिल्लाह, जिक्र करते हैं, तन्हाई में अल्लाह को अपने दुख बताती हूँ, अल्हम्दुलिल्लाह, बहुत अच्छी बात, तन्हाई में अल्लाह का जिक्र आसानी से किया जा सकता है, अल्हम्दुलिल्लाह। अल्लाह ताला से बातें करते हैं और कुदरत बहुत कुर्बत बहुत महसूस होती है जी, अल्हम्दुलिल्लाह, बिल्कुल सही बात है। क्योंकि अल्लाह ताला, एक हदीस का मफहूम है ना कि अल्लाह ताला के साथ जिस तरह हम, अल्लाह ताला भी आपके साथ वैसा ही मामला करते हैं। अगर आप उसके पास चल के जाते हैं, अल्लाह ताला आपके पास दौड़ के आते हैं ना, तो अपनी फीलिंग्स जितनी ज्यादा आपका कुर्ब अल्लाह ताला से होगा, अल्लाह ताला को उतना ही अपने करीब महसूस करेंगे। इंशाल्लाह ताला भी आगे आएगा कि अल्लाह करीब हो जाते हैं अपनी के एहसास, ये नहीं बढ़ने आ रहा, अपनी खुदा ही का एहसास भी होता है अगर हो जाए तो जी, हमसे जो गलती हो जाती है, बिल्कुल सही बात है, अल्लाह से बातें करने में आसानी होती है, कोताही समझ आ गई, अल्हम्दुलिल्लाह, अल्लाह से खूब माफी मांगते हैं, बिल्कुल सही बात है। फिर निफाक की, जैसे हमने सूरह तौबा में पढ़ लिया, अल्लाह मतवहिर कल्बी मिनल निफाक व अमली मिनल रिया व लिसानी मिनल कज़िब आईनी मिनल खयानती फाइन का तालम खाइनाती आयनू फाइन, सॉरी एंड से मुझे थोड़ी सी भूल गई है, यानी ये दुआ है कि हमारे दिल से नफाक को निकाल दे, मेरी जबान को कारी से पाक कर, झूठ से बचा मेरे दिल को, अल्लाह महदी कल्बी या मुकल्लिब अल कुलूबी सब्बित कल्बी अला दीनी या मुसर्रिफ अल कुलूबी सर्रिफ कल्बी अला तुआत, नबी सल्लल्लाहु अलैहि वसल्लम ये कसरत से दुआएं करते थे। फिर एक और है जिसे हम ये सुभान अल्लाह अल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, ये जो है नबी सल्लल्लाहु अलैहि वसल्लम बहुत ज्यादा ये अजीज थी कि जब भी सूरज दिन जो तुलू होता था उसमें ये उनको बहुत अजीज थी, बल्कि बहुत ज्यादा सुभान अल्लाह व बिहम्दिही सुभान अल्लाह अजीज, जितने भी अजकार आपको आते हैं वो जरूर किया करें। फिर कायनात पर गौरो तदब्बर बहुत करते हैं जी, बिल्कुल सही बात है, अल्हम्दुलिल्लाह जी। और मुझे ये बताएं कि हमने अभी एक अल्हम्दुलिल्लाह सुबहान अल्लाह अल्लाह अकबर, ये अगर हम दुआएं, और हमारी जो अगर सुबह शाम की दुआएं करते हैं, हिफाजत की दुआएं करते हैं, फिर ये कुरानी दुआएं हैं, मसनू दुआएं हैं, ये आपको सारी अगर आप मतलब मिल जाएंगी, आपको हिस्सुल मुस्लिमीन है कहीं भी टाइप कुरानी मसनू करें वो भी आपको मिल जाएंगी, ये जितनी भी अभी दुआएं आपको साथ साथ सिखा रहे हैं, और जो आयात आपको अच्छी लगती हैं, खूबसूरत लगती हैं, उनको हाईलाइट करके जी, साजा जी रेडी हैं, इंशाल्लाह ताला देखते हैं आज अल्लाह ताला हमें 14 पारा से क्या सिखाते हैं, ठीक है। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
ऑनलाइन साथी भी रेडी है, लिखिए जरा। दिल दिमाग हर लिहाज से तैयार है। बहुत सारी ऐसी चीजें होती हैं जिसको हम लोग समझ नहीं पाते, लेकिन ये जो चंद मिनट की शुरू की कंसंट्रेशन होती है ना, ये हमें बहुत सारी चीजों के लिए फायदा उठाने वाला बना देती है। तो पूरी तवज्जो के साथ, पूरे जौक और शौक के साथ, इंशाल्लाह अल्लाह ताला से भरपूर मदद करते हुए कि हमारी सोच, हमारे वक्त, हमारे दिल हर चीज को खोल दे और हम इस वक्त का बेहतरीन फायदा उठाएं। और आप में से जो भी साथी आते हैं, कोशिश किया करें कि जो बीच के गैप्स हैं उसको फिल करके आपके दोनों तरफ कोई ना कोई बैठा होना चाहिए। एक तरफ बैठा होगा तो दूसरा आपके आगे आके बैठेगा, फिर आप देखिएगा कि आप इंशाल्लाह आज का तो सारा पारा ही अदल और खूबसूरती पे है, तो मुझे लगता है कि आप लोग फिर ज्यादा इंजॉय करेंगे। आइए शुरू करते हैं अल्लाह तला से दुआ करते हुए। نحمدك ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير। اللہ تعالیٰ کی توفیق سے ہم 14वें پارے کا آغاز کریں گے। एक आयत पिछले पारे में जाती है, लेकिन बुनियादी तौर पर देखा जाए तो ये पारा सूरत हिजर से शुरू होता। चंद बातें सूरत के बारे में। सूरत हिजर एक कौम के नाम पर है। 52 आयात है, मक्की सूरत है। इसके आठ डिफरेंट सॉरी जी सूरत हिजर जो है ये मक्की सूरत है। 54 इसकी आयत, 99 आयतें। ये सारी बातें निकालते समय मैंने सूरत इब्राहिम को देखना शुरू कर दिया था। आप देखिए कि मुख्तलिफ सूरतें जब हमारे सामने आती है ना, तो हम इसके साथ अपना मूड भी सेट करते हैं। सूरत इब्राहिम बहुत नरम, खूबसूरत सूरत, दुआओं से भरी हुई, हम सब की तवज्जो इस बात पे दिलाती हुई कि इब्राहिम अलैहिस्सलाम को रोल मॉडल बना लो तो अल्लाह वीरान और बंजर जगहों को भी आबाद कर देगा और तुम्हें हिदायत के लिए चुन लेगा कि तुम दूसरों को अल्लाह की तरफ बुलाओगे। अब अगली सूरत जो है ये सूरत हिजर है। असल में इसमें एक कौम का किस्सा कतरे तफसील से है, अदरवाइज किस्से तो बाकी कौमों के भी हैं, इशारतन सब कुछ आता है। लेकिन ये जो कौमों के नाम पर सूरतें होती है ना, ये हम सबको सोचने की दावत देती हैं कि कहीं हम मुसलमान आज नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मती होने का मान रखते हुए उसी कुछ फहमी का शिकार तो नहीं हो गए जिसका शिकार पहली कौमें हुई, कि उन्होंने नबियों की बात को संजीदगी से नहीं लिया और जब भी उनके पास हिदायत का पैगाम आया तो उन्होंने उसको नॉन सीरियसली लिया। तो सूरत हिजर मक्की सूरत है, 99 आयतें हैं। घबराइए नहीं, बहुत छोटी आयतें हैं, एक एक लाइन में दो दो आयतें भी आ जाती हैं। इसके पांच बुनियादी टॉपिक हैं। आयत नंबर 1 से 15, 1 से 15 तक देखेंगे तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मजनू कहने वालों और कुरान का मजाक उड़ाने वाले मुजरिमों को हलाकत की धमकी दी जा रही है। इसको सुनते और पढ़ते वक्त हम फील करेंगे कि नबी सल्लम ने सबसे पहली कुर्बानी जो अल्लाह के रास्ते में दी वो इज्जत की कुर्बानी दी। याद रखिए, माल तो इस्लाम बहुत बाद में हमसे मांगता है। इस पूरी सूरत में आपको बहुत डेलिकेट नुक्ते मिलते जाएंगे कि जो लोग डरते कदमों के साथ दीन की तरफ आ रहे हैं, आप उनको वेलकम कहिए क्योंकि वो बहुत कुछ छोड़ कर आते हैं। फिर उसके बाद आयत नंबर 16 से 25 में आफाकी दलाइल से तौहीद और आखरत पर दलाइल हैं, यानी कैसे कायनात में खूबसूरत तरीके से सिमेट्रिकल हर चीज जो चलती आ रही है, तो ये इस बात की दलील है कि पीछे एक है जो सबको कंट्रोल कर रहा है, यानी कंट्रोलिंग गॉड का तस्वुर आपको मिलेगा। फिर आयत नंबर 26 से 50 तक में अल्लाह ताला ने मुख्तलिफ दलाइल दिए हैं जिसमें किस्सा आदम और इबलीस भी है और मार्क खैर और शर की जजा और सजा का कानून बयान किया गया कि दुनिया में उन लोगों के साथ क्या होता है जो अच्छे काम करते हैं और बुरे करते हैं। आखिरत का कानून तो हम सब बहुत अच्छी तरह जानते हैं कि अच्छे काम करने वालों को जन्नत, बुरे काम करने वाले को जहन्नम, लेकिन क्या दुनिया में भी इसकी कोई पड़ती है बात, तो इंशाल्लाह इसमें हम देखेंगे। फिर आयत नंबर 51 से 84 में जजा और सजा के तारीखी दलाइल है। कैसे? आयत 80 से 84 में किस्सा है कौम समूद है, उसी कौम को साबुल हिजर भी कहा गया जिनके नाम पर ये सूरत है। फिर आयत 78 से 79 में असहाबुल ईका बन वाले। फिर इसी तरह 57 से 77 में किस्सा लूत है और आयत 51 से बल्कि मैंने उलट बोल दिया 51 से 56 किस्सा इब्राहिम है, 57 से 77 किस्सा लूत है। 78 اور 79 میں قصہ اصحاب الائکہ ہے، اور 80-84 میں اصحاب الحجر یعنی قوم سمود کا ذکر ہے، اور پھر آخر میں آیت نمبر 85 سے 99 میں نبی صلی اللہ علیہ وسلم کو مشکل حالات میں تسلی اور ہدایات دی جا رہی ہیں، اور کہا جا رہا ہے کہ آپ دعوت اور تبلیغ کا کام جو ہے وہ جاری رکھیں۔ تو پوری سورت کا جو مرکزی مضمون کیا ہے، آفاق سے، انفس سے اور تاریخی دلائل سے قانون جزا و سزا ثابت ہو، یعنی ہر طرح کی نشانی سے یہ ثابت ہو جائے کہ اللہ تعالیٰ لوگوں کو ایسے نہیں چھوڑ دے گا، اچھے کام کرنے والوں کو جنت ملے گی، برے کام کرنے والے جہنم میں جائیں گے۔ اور اسی طرح سے پورے حالات پہ نظر رکھتے ہوئے نبی صلی اللہ علیہ وسلم کو اسی بات کی انسٹرکشن دی جائیں گی کہ حالات اچھے ہوں کہ برے، سازگار ہوں کہ ناسازگار، آپ دعوت اور تبلیغ کا کام کرتے رہیے۔ آئیے اب اسی سوچ کے ساتھ سورت شروع کرتے ہیں۔ ابتدائی آیتیں ہی بہت خوبصورت ہیں، اللہ تعالیٰ مجھے آپ کو ان پہ غور و فکر کر کے سمجھ کر اپنے لیے عمل لینے والا بنا دے۔ بسم اللہ الرحمن الرحیم۔ الف لام را، تلک آیات الکتاب و قرآن مبین۔ الف لام را حروف مقطعات ہیں، یہ آیتیں ہیں کتاب کی اور کتاب قرآن مبین کی۔ یہ آیات ہیں کتاب الہی اور قرآن مبین کی۔ آپ نوٹ کیجئے گا ایک بات، اگر پیچھے نہیں بھی کر سکے تو اب آگے سے کرنا شروع کر دیں، جن صورتوں کے شروع میں حروف مقطعات آتے ہیں اس کے فوراً بعد اگلی آیت میں قرآن کی خوبیاں بیان ہوتی ہیں۔ یہ اس بات کی دلیل ہے کہ اللہ تعالیٰ عربوں کو بے بس کرتے ہیں، جن کو اپنے اوپر بڑا مان تھا کہ ہم بڑے زباندان ہیں، ہمارا بہت انٹلیکٹ ہائی ہے، تو اللہ تعالیٰ ان کو بتاتے ہیں کہ دیکھو اس رسول کی مدد کے بغیر تو تم قرآن کے ایک لفظ کو بھی نہیں سمجھ سکتے، کہاں تم پورے قرآن کو سمجھ جاؤ گے۔ پھر آگے ایک حسرت کا ذکر ہے جو 14ویں پارے کی پہلی آیت ہے، ربما یود الذین کفروا لو کانوا مسلمین۔ بعید نہیں کہ ایک وقت وہ آ جائے گا جب وہی لوگ جنہوں نے آج دعوت اسلام کو قبول کرنے سے انکار کر دیا ہے پچھتا کر کہیں گے کہ کاش ہم نے سرے تسلیم خم کر دیا ہوتا، چھوڑو ان کو کھائیں پیئیں مزے کریں اور بھلاوے میں ڈالے رکھے ان کو جھوٹی امید، ان قریب ان کو معلوم ہو جائے گا کب یہ وقت آئے گا۔ یہ آیت پڑھتے ہوئے میرا تو دل ہمیشہ بہت زیادہ بوجھل ہو جاتا ہے، اور مجھے اس اسلام کی قیمت کا احساس ہوتا ہے۔ حدیث میں آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ جنتیوں کو جنت میں اور جہنمیوں کو جہنم میں ڈالیں گے، پھر کچھ عرصہ جہنم میں رہنے کے بعد وہ لوگ جن کے دلوں میں رتی برابر بھی ایمان ہے ان کو جہنم سے نکالا جائے گا۔ اب یہ منظر کفار دیکھ رہے ہوں گے، آج ایک چلا گیا، کل دوسرا چلا گیا، بالکل تصور میں لائیے ایک جیل ہے، جیل میں بہت سارے قیدی ٹھونسے گئے، پھر اس میں سے کوئی ایک قیدی کچھ دن کے بعد نکل گیا، کچھ اور نکل گئے، تو ایک شخص جو بہت سالوں سے وہاں بیٹھا ہے، جس کو عمر قید کی سزا دی جا رہی ہے، جس کو عمر قید کی سزا دی گئی ہے، وہ سوچتا ہے کہ یہ سارے کیوں جاتے ہیں۔ آخر وہ جیلر سے پوچھتا ہے، بتاؤ بھائی یہ سب جا رہے ہیں، میں کب جاؤں گا؟ وہ کہتے ہیں تم کبھی نہیں جاؤ گے۔ ہاں یہ سب کیوں جا رہے ہیں؟ کیونکہ یہ ہے تو مسلمان تھے لیکن بے عمل تھے، انہوں نے غلط کام کیے لیکن اللہ کو ایک مانتے تھے۔ اس وقت یہ کفار کہیں گے، ربما یود الذین کانوا لو کانوا مسلمین، کاش ہم مسلمان ہوتے تو چلو کسی ایک دن ہمیں بھی تو امید ہو جاتی کہ ہم جہنم سے بچتے۔ ذرا سوچئے، خود کو چٹکی کاٹیں، کس نبی کی امت ہوں، کیا نام ہے میرا، کیا واقعی میں وہ مسلمان بن کے دنیا میں جینے کا ارادہ کر رہی ہوں کہ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے پیش کیا گیا؟ تو آج اس اسلام کی قدر نہ کرنے والے کل قیامت کے دن اس بات پہ خوش ہوں گے کہ چلیں کب بھی نکلے، بچ کے تو نکلے۔ لیکن آپ دیکھیں کہ کیا چیز ہے جو لوگوں کو اسلام کی طرف نہیں آنے دیتی، کفر سے اسلام پہ یا روایتی اسلام سے شعوری اسلام پہ؟ یعنی آپ یہ کہہ لیجئے کون سی چیز ہے جو کافروں کو مسلمان نہیں بنا رہی، اور کون سی چیز ہے جو مسلمانوں کو اچھا مسلمان نہیں بناتی؟ کھانا پینا موج مستی۔ یہ طول العمل کی بات ہے، اگر آپ یہ آیت ہائی لائٹ کر لینا، ذرہم یاکلوا ویتمتعوا ویلہہم العمل۔ عمل کہتے ہیں جھوٹی آرزوؤں کو، فالس ہوپس، کوئی مقصد نہیں ہے زندگی کا، کھا رہے ہیں پی رہے ہیں، موج ہے، مستی ہے، انجوائمنٹ ہے۔ اللہ کہتا ہے کرو، یہ دنیا کی چار دن کی انجوائمنٹ تم چھوڑ نہیں سکے، آج تمہیں اس کے اندر آ کر اپنے آپ کو پھر جہنم کے کھانے کھلوانے پڑیں گے۔ اللہ تعالیٰ سے دعا کرتے ہیں اپنے لیے نہیں، اپنے پیاروں کے لیے دعا کریں. دیکھیے میرے آپ کے ارد گرد بہت سے غیر مسلم رہتے ہیں, میں تو سوچتی ہوں کہ میں باہر اگر کبھی نکل بھی جاؤں کسی بھی جگہ, یہاں تو یہ کہ اسکول میں آئے گھر گاڑی میں آئے, عموماً اتنا موقع بھی نہیں ملتا ٹرینوں پہ بیٹھنے کا اور گروسری وغیرہ کہیں جانے کا موقع نہیں ملتا, لیکن کبھی اگر ونس اے وائل جاؤں تو میں تو دکھ ہی دل لے کر آتی ہوں. لوگ باسکٹ میں چیزیں ڈالتے ہیں, میں درد ڈال کے نہاتی ہوں, یہ میرے دل کی پکار ہے. میں سوچتی ہوں یہ اتنے خوبصورت چہرے, یہ اتنے چمکتے چہرے, یہ اتنے اسمائلی لوگ, کیا یہ ہماری ناسمجھی کی وجہ سے اتنی خوبصورت دعوت سے محروم ہے؟ تو یہاں نیت کرتے ہیں, آئیے ہم سب کم از کم کسی ایک کو اللہ کے دین کا پیغام دوں گی ہر ممکن کوشش پہ, چاہے آج کی افطاری بھیج کے کروں, چاہے آج کسی بھی طرح اپنے ساتھ رہنے والے لوگوں کو اسلام کی دعوت دوں. اور بڑی بات نہیں کہ میری آپ کی کوششوں سے صرف ایک انسان اسلام پہ آ جائے. آپ نے فرمایا کہ 100 اونٹوں کے ملنے سے بہتر ہے ایک انسان کے لیے کہ اگر اس کی کوشش سے کوئی اسلام پہ آ جائے, کوئی اللہ کی طرف آ جائے. تو میں اور آپ اتنے مطمئن ہو کے کیوں بیٹھ جائیں؟ ٹھیک ہے, اٹس فائن, سب کچھ پتا ہے, سب کو پتا ہے. نہیں, سب کو سب نہیں پتا. سچی بتاؤں تو آج تو مسلمانوں کو بھی سب نہیں پتا. ایسی الٹی سیدھی حرکتیں کون سے مسلمان کرتے ہیں جس سے اسلام کو بدنام کرے, جن کو اسلام کی اصل سوچ ہی نہیں پتا, جن کو یہ اندازہ ہی نہیں ہے کہ اسلام ہم سے کیا چاہتا ہے اور ہم اسلام کو کس طرح سے ریپریزنٹ کریں. تو اللہ سے دعا کرتے ہیں کہ ہمیں اس بات کی فکر لگا دے, ہمیں اس بات کا غم لگا دے, کیا کہ ہم اپنے آپ کو بہترین طریقے سے لوگوں کی اصلاح کے لیے لگا دیں, کھپا دیں. اس میں محنت کرنی پڑے تو کریے, یقین کریے, وقت لگانا پڑے تو لگائیں, مال لگانا پڑے لگائیں, لیکن لوگوں کو اسلام کی طرف بلائیں. اور یہی آپ کی میری وہ چیز ہے جو ہمیں آج اللہ کی پکڑ سے بچائے گی, کیونکہ حدیث میں آتا ہے کہ جب لوگ نیکی کا حکم دینا چھوڑ دیں گے اور برائی سے روکنا من چھوڑ دیں گے تو اللہ تعالیٰ کو ان پر اتنا غصہ آئے گا کہ پھر اللہ تعالیٰ نیکوں کی بھی دعائیں نہیں سنے گا. اور آج حقیقت میں کچھ اسی قسم کے حالات نظر آتے ہیں. اللہ تعالیٰ ہماری اصلاح فرما دے. پھر اس کے بعد اگلی آیات میں اللہ سبحانہ تعالیٰ فرماتے ہیں, ما خلقنا من قرية إلا ولها كتاب معلوم, ہم نے اس سے پہلے جس بستی کو بھی ہلاک کیا ہے اس کے لیے خاص مہلت عمل لکھی جا چکی ہے. یعنی کوئی قوم ایسی زبردستی میں ہیپ ہیزرڈلی اور جلدی میں نہیں تباہ کی جاتی, وہ پوری مہلت یوز کر چکی ہوتی ہے جو اس کو اللہ سبحانہ تعالیٰ نے دی ہوتی ہے, پھر اللہ تعالیٰ اس کو پکڑتے ہیں. اور حقیقت کیا ہے کہ اللہ کا قانون کیا ہے کہ کوئی قوم اپنے وقت سے آگے یا پیچھے نہیں جا سکتی. کس لیے؟ کوئی قوم نہ اپنے وقت مقرر سے پہلے ہلاک ہو سکتی ہے اور نہ اس کے بعد چھوٹ سکتی ہے. یہ لوگ کہتے ہیں وہ شخص جس پر ذکر نازل ہوا ہے تو یقیناً دیوانہ ہے. ذرا ہائی لائٹ کیجئے, اللہ کے نبی آئے, لوگوں کو دین کی دعوت دی, بڑی پیاری بات کی, چند لوگ بیٹھے تھے وہاں, آپ کو کہا ادھر آئیے ذرا بات تو سنیے, اور آنے کے بعد یہ جملہ بول دیں, تم دیوانے ہو, یو آر کریزی. لکھیے کس کو کہا جا رہا ہے؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو کہا جا رہا ہے. کیا کریزی لوگ ایسی باتیں کرتے ہیں؟ آپ بتائیے, کیا وہ لوگ جن کے اندر سوچ نہیں ہوتی اچھی, کیا وہ اپنے آپ کو ایسی دیوانہ والی باتیں کریں گے؟ کیا دیوانے اتنی خوبصورت باتیں کرتے ہیں؟ کیا مجھے آپ کو بھی کبھی کسی نے دین پہ عمل کرنے کی وجہ سے کریزی, دیوانہ, مجنو, پاگل کہا؟ اگر کہا ہے تو مبارک ہو آپ کو کہ آپ کے ساتھ وہ سنت پوری ہو گئی جو نبیوں کے ساتھ لگی ہوئی تھی. پھر کہتے اگر تو سچا ہے تو ہمارے سامنے فرشتوں کو کیوں نہیں لے کر آتا؟ ہم جواب دے دیجئے, یعنی آپ دیکھیے مطالبے کیا تھے, نبی سے فرشتے لے کر آؤ. اللہ تعالیٰ کہتے ان سے کہو ہم فرشتوں کو یوں ہی نہیں اتار دیا کرتے, وہ جب اترتے ہیں تو حق کے ساتھ اترتے ہیں, اور پھر لوگوں کو مہلت نہیں دی جاتی. رہا یہ ذکر, تو اس کو ہم نے نازل کیا اور ہم خود اس کے نگہبان ہیں. ہائی لائٹ کیجیے, یہ ہے اسلام کی خوبصورتی. اِنَّا نَحْنُ نَزَّلْنَا ذِكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ, یہ قرآن اللہ کی طرف سے نازل کیا گیا ہے. یاد رکھیے کہ یہ آیت ہے اس چیز کی دلیل جو آپ کو بائبل کے اگینسٹ اسلام کی دعوت کو ماننے پہ مجبور کرتی ہے. سمجھ لیجئے گا, تورات بھی اللہ کی نازل کردہ تھی, انجیل بھی اللہ تعالیٰ کی نازل کردہ تھی, قرآن بھی اللہ کا نازل کیا ہوا ہے. فرق کیا ہے ان تینوں میں؟ فرق یہ ہے وہ بھی کتابیں اپنے وقت کے حساب سے مکمل تھی, پوری تھی, اللہ نے کبھی ادھوری شریعت دے کر پورے عمل کا مطالبہ نہیں کیا. لیکن ایک وعدہ اللہ نے نہیں کیا تھا تورات اور انجیل کے بارے میں کہ لوگ اس کو چینج نہیں کر سکتے, اس میں چینجز کی جا سکتی تھی. آپ کہہ لیجیے وہ ورڈ کاپی تھی, اس میں کوئی لکھو, کچھ مٹا دو, جو مرضی کرو, لیکن قرآن کو اللہ نے, آج کی زبان میں تو پی ڈی ایف بھی نہیں ہے, لیکن تھوڑی سی بات سمجھنے کے لیے میں جملہ بولتی ہوں کہ قرآن کی کاپی پی ڈی ایف میں سیو کر دی, कि इसको अब हर बंदा चेंज नहीं कर सकता, कोई भी नहीं कर सकता। और नोट कीजिएगा, जिक्र का लफ्ज है, कुरान का नाम जिक्र भी है और साथ ही साथ इसमें हदीस भी आती है। कुछ लोगों को हसद हुआ था इस बात पे कि कुरान के अंदर कोई बात फर्क नहीं है, 1400 साल पहले का लिखा हुआ कुरान देख लीजिए और आज का देख लीजिए, बिल्कुल एक तरह से। फिर उन्होंने कहा जरा हम बाइबल को भी जमा करें। उन्होंने कितनी मुश्किल करके, काफी वक्त लगाकर बाइबल जमा की, तो उसमें 2 लाख इख्तलाफी रिवायतें जमा हुई, कॉन्ट्राडिक्शन। वर्जन 2014 में कुछ और था, 15 में कुछ और था, 15 में कुछ और था, इसी तरह 19th सेंचुरी की कुछ और थी, 18th की कोई और थी। उन्होंने जब कुरान पूरी दुनिया से जमा किए तो उसके अंदर से एक भी इख्तलाफी रिवायत नहीं आई। कुछ कहीं किताबत की गलती हो सकती है, बिस्मिल्लाह पे बा का नुक्ता नहीं है, जबर नहीं लगी, कुछ नहीं लगी, लेकिन उन्होंने कहा जब से कुरान बना है जो नुस्खे हम जमा कर सके उसमें कुछ भी नहीं हुआ। और आपको तो वो बिल्डिंग जिसमें ये पूरा रिसर्च वर्क हो रहा था बॉम्ब गिरा दी गई, उसके सारे फिगर एंड फैक्ट जला दिए गए। आज पता नहीं पूरी दुनिया उन फिगर्स को देख के मुसलमान हो चुकी होती, लेकिन अल्लाह फिर कुछ लोग ले आएगा, वो ये काम करेंगे। तो आप और मैं जरा अपने आप को खुशकिस्मत समझें कि आज मैं और आप मोस्ट ऑथेंटिक बुक पढ़ रहे हैं। यही हॉल होता, यही मैं होती, यही आप होते, हम भी तो कुछ और पढ़ रहे होते, हम भी तो कोई फिक्शन की तालीम ले दे रहे होते, हम भी तो कोई साइंस का कानून सिखा रहे होते, कोई लॉ सिखाते फिर अगले साल कहते चेंज हो गए, कभी डार्विनिज्म सिखाते फिर कहते नहीं अब सॉरी वो चेंज हो गए। कितना कॉन्फिडेंस बढ़ता है। हर साल दारा कुरान कराते हुए मैं सोचती हूँ अल्हम्दुलिल्लाह वही आते हैं। आप मुझे अभी कहते हैं 18वां पारा पढ़ा दो, 25वां पढ़ा दो, मैं आपको पढ़ाने को तैयार हूँ। मुझे उसके लिए पैनिक होने की जरूरत नहीं, मुझे उसके लिए कोई फिक्र नहीं। क्यों? क्योंकि ये अटल हकीकतें हैं जो दिल दिमाग के अंदर रच बस चुकी हैं। कुरान हकीकत में एक आईना नजर आता है। तो क्या आप और मैं इतनी मोस्ट ऑथेंटिक किताब को सीखने के लिए वक्त नहीं लगाएंगे? आप में से कितने लोग हैं जो संजीदगी से अब सोचते हैं कि रमजान के बाद वाकई मैंने अब घूंट घूंट पानी पीना, अभी तो घटा घट पीते हैं ना? सच बताइए, हाथ खड़े करें और ये आपके हाथ भी अल्लाह के यहाँ लिखे जाएंगे इंशाल्लाह। ये आपका हिस्सा पड़ेगा, इनपुट है आपका कि आपने इस कुरान को अब लेना है। अभी तो हम जल्दी में पी रहे हैं, आप इमेजिन तो कीजिए जब हम इसका एक एक घूंट भरेंगे, इसकी रूह में पहुंचेंगे तो हमारी जिंदगियों को क्या याद रहेगा? ना बीमारियां याद रहेंगी, ना दुख याद रहेंगे। शर्त एक है कि इस रमजान में ये नियत कीजिए कि अल्लाह मैं जिस दर्जे का भी कुरान सीखना शुरू करूं मुझे पूरी कमिटमेंट देना, मैं वक्त की पाबंदी, मैं जो जिम्मेदारी लूं उसको लेके चल सकूं। अल्लाह मुझसे आसान दर्जे का एक कोर्स करा ले, अभी तक तो बीसियों किए मैंने आपने, चलिए एक ऐसा कोर्स करते हैं कि जो आसान हो, उसका नाम ही आसन रख लें, ताकि उस कोर्स को करने के बाद आप मैं अल्लाह को कल ये तो कह सकें कि अल्लाह व्हाट एवर वी कैन डू वी ट्राइड अवर बेस्ट, हमने पूरी कोशिश की, हक तो है कि हक अदा नहीं हुआ। तो ये किताब डिजर्व करती है। आपको तो आज बाइबल का पैगाम फैलाने के लिए लाखों करोड़ों लोग हैं। मेरे हस्बैंड अक्सर वो कोई ना कोई बुकलेट ले आते हैं तो मैं कहती ये आपको कहाँ से मिला, कहते वहां फुलां क्रिश्चियन खड़ा था, वहां फुलां थे, और आजकल एक दो इनके सेक्स इतने ज्यादा एक्टिव हैं कि रह जाते लोगों को मैसेजेस देते हैं और वो अपने आप को यानी कुछ और ही फिरका देते हैं, है क्रिश्चियन लेकिन उसका भी कह लीजिए कि बहुत कट्टर किस्म का कीड़ा। तो क्या मैं और आप इसके लिए कोशिश नहीं करेंगे? लोग एक फिल्म बनाने के लिए कई कई साल की मेहनत करते हैं, जान जोखों में डालते हैं। इतनी प्यारी जिंदा किताब जिसने आज पढ़ ली तो आपके मरते दम तक एक लफ्ज चेंज नहीं होना। आपके बच्चे एक साल की किताबें पढ़ते हैं, अगले साल किताबें खत्म, अगली आ जाती। क्या आपके बस अपने पिछले 4 साल पुरानी किताबें हैं? आपके बच्चों के पिछले से पिछले साल की बुक्स किधर है? खत्म। आज मेरे पास अपनी मैट्रिक की किताबें नहीं है, SSC में क्या पढ़ा मेरे पास नहीं है, मास्टर्स में क्या पढ़ा मेरे पास नहीं है, लेकिन ये कुरान आज से लेकर आपकी जिंदगी के आखिरी दिन तक ये किताब आपके साथ चलेगी जो आपके हाथों में है। क्या आप इसके लिए वक्त नहीं लगा सकते? क्या आप और मैं इसकी खिदमत नहीं कर सकते? इसके लिए तो जाने लग जाए, वक्त लग जाए, माल लग जाए, अना लग जाए, बच्चे लग जाए, तो भी वल्लाह ही ये सौदा नफे का है, लेकिन अल्लाह हर एक को नहीं लगाता। बड़ा सख्त क्वालिटी कंट्रोल है अल्लाह का, जैसे बड़ी कंपनियां हर एक को ऐसी जॉब्स नहीं देती ना, अल्लाह अपनी इस किताब के लिए हर एक को नहीं लाता। इतने मुश्किल टेस्टों से गुजारता है कि जरा चेक कर लो फरिश्तों, अंदर कोट कपड़ तो नहीं, पता चला ये ऊपर जाके गिरेगा तो ज्यादा गिरेगा, उसको नीचे से उतार दो। تو اپنے لیے دعا کریں، ہر روز دو نفل پڑھیں آج سے لے کر آخری رمضان تک، کہ اللہ مجھے اس کتاب کو سیکھنے والا اور سکھانے والا بنا دے اور اس کی ویسی خدمت کرنے والا بنا دے جیسا کہ اس کا حق ہے. پھر آپ دیکھیں گا آپ کی زندگیاں کیسی خوبصورت اور حسین ہوں گی. اللہ تعالیٰ کہتے ہیں وَلَقَدْ أَرْسَلْنَا مِن قَبْلِكَ فِي شِيَعِ الْأَوَّلِينَ، اے محمد صلی اللہ علیہ وسلم، ہم نے آپ سے پہلے آئی بھی بہت سی قوموں میں، ہم نے آپ سے پہلے بہت سی گزری ہوئی قوموں میں رسول بھیجے ہیں، کبھی ایسا نہیں ہوا کہ ان کے پاس کوئی رسول آیا ہو اور انہوں نے اس کا مذاق نہ اڑایا. نوٹ کرتے جائیے، آپ بھی موکری تو ہوگی، فن تو ہوگا، مذاق تو اڑایا جائے گا، پھر جو اڑا سکتا ہے وہی آئے اس راستے میں. آپ کو بھی مجھے بھی چیک لسٹ مل رہی ہے، سوچ لو، مذاق اڑوانے کے لیے تیار ہو، فنڈوں کہلانے کے لیے تیار ہو، بہت ہی تم حد سے بڑھ گئی کہنے کے لیے تیار ہو، تو ہوگا مذاق تو ٹھیک ہے، تجوید پڑھیں گے غلط پڑھیں گے لوگ مذاق اڑائیں گے، تیار ہیں، ترجمہ یاد نہیں ہوگا لوگ مذاق اڑائیں گے، حالانکہ کوئی نہیں اڑاتا واللہ ہی، لیکن اگر کوئی اڑائے میں پھر بھی تیار ہوں، میں نے چلنا ہے، میں آج اس دنیا میں اپنا مذاق اڑوا لوں گی لیکن قیامت کے دن میں نے وہ مذاق نہیں اڑوانا جو جنتیوں اور جہنمیوں کو ایک دوسرے کو دکھا کر اڑوایا جائے گا. اللہ تعالیٰ ہماری اصلاح فرما دے، فرمائے مجرمین کے دلوں میں تو ہمیں ذکر کو اسی طرح سلاخ کی مانند گزار دیتے ہیں، وہ اس پر ایمان نہیں لاتے. اس کو ہائی لائٹ کیجیے، یہ آپ کے میرے لیے کرائیٹیرین ہے، آپ ہائی لائٹ کریں گے تو زیادہ اچھی سمجھ آئے گی. عربی کے لفظوں کو دیکھیے گا، نسلکہ فی قلوب المجرمین، حقیقت کیا کہ یہ قرآن مومن کے دل پر ٹھنڈک کی طرح پڑتا ہے، شبنم رمجم بارش کی طرح پڑتا ہے، پہار کی طرح پڑتا ہے. قرآن واقعی مومنوں کے دلوں کی بہار ہے، ربیع قلبی ہے، نور صدری ہے، لیکن کفار کے دلوں میں، نہ شکرے لوگوں کے، نہ ماننے والوں کے دلوں میں جلن پیدا کرتا ہے. آج بھی آپ دیکھیے یہ قرآن ہر ایک نہیں سن سکتا. آپ اگر بیٹھے ہوئے اپنے ایمان کے ساتھ بیٹھے ہوئے ہیں، آپ شوق سے آتے ہیں، محبت سے آتے ہیں، آپ کا گھر میں دل نہیں لگتا، یہ آپ کا ایمان آپ کو لے کر آتا ہے. نہ شکرے لوگ، یہاں دیکھیے کافر کے کئی درجے ہو سکتے ہیں، میں اور آپ کسی کو کافر نہیں کہیں گے، لیکن جو نہ شکرا ہے نا، اس کا قرآن میں دل نہیں لگتا، وہ اس کے دوران بھی کہے گا میں کچھ اور ہی کر لوں، اس کو سارے دن کے کام اس وقت سوجھیں گے، اس کو لہسن بھی اس کے ساتھ ہی چھیلنا ہے، اس کو سبزی بھی اس کے ساتھ ہی بنانی ہے، اس کو چیزیں بھی اس کے ساتھ ہی ٹھیک کرنی ہے. قرآن کی محفل میں اور اس کے رس کو اپنے دل پر لینا ان انٹرپٹڈ، بغیر کسی توجہ کے، بند کریں کاغذوں کو، بند کریں کمپیوٹرز کو، بند کریں ارد گرد کی چیزوں کو، چولہے چونکوں کو بند کر کے اس قرآن کو سنیے، تو آپ فیل کریں گے کہ آپ کے دل پر یہ بارش کی طرح پڑ رہا ہے. اس وقت بھی اگر آپ میں سے کوئی صرف اس لابی میں ٹہلنا شروع کر دے نا، کہ بیٹھنے سے پاؤں سوج جائیں گے، بیٹھنے سے خون خشک ہو جائے گا، میں واک کرتے ہوئے سنوں، اس کو ویسے نہیں سمجھ آئے گا جیسے آپ کو سمجھ آئے گا، اور آپ میں بھی جو یہ بالکل سیدھی رینج میں بیٹھتے ہیں نا آئی کانٹیکٹ میں، ان کو زیادہ سمجھ آئے گا. یہ آپ مان کے دیکھیے، اللہ تعالیٰ کہتے ہیں یہ ہوگا. اور جو نشکرے ہوتے ہیں وہ اس پر ایمان نہیں لاتے. قدیم سے، پرانے زمانے سے اس کماش کے لوگوں کا یہی طریقہ رہا. دیکھیں یہی تو قرآن تھا جب ابو جہل سنتا تھا، یہی قرآن تو تھا جو ابو لہب کے بھی گھر میں کچھ تو آیتوں کی آواز جاتی ہوگی نا، اس کو کیوں نہ ملا، دل کی بات ہے. اصل یہ کہ آپ اس کو کتنا دیتے ہیں. ابھی بھی جو پارے رہ گئے ہیں نا، اگر اس کے لیے آپ خود سے نیت کر لیں، اس کے دوران کوئی کام نہیں کروں گی اور دیر نہیں ہوگی، جہاں بھی کھڑی ہوں اس وقت میرا دل دماغ اس قرآن کے ساتھ ہے، تو آپ فیل کریں گے کہ اگلے انشاءاللہ 16 پارے آپ کو بہت کچھ دے کر جائیں گے. وَلَوْ فَتَحْنَا عَلَيْهِمْ بَابًا مِنَ السَّمَاءِ فَظَلُّوا فِيهِ يَعْرُجُونَ، ورنہ تو حال کیا ہے، جن کو فائدہ نہیں ہونا ان کے ساتھ کیا کچھ ہو جائے. اگر ہم ان پر آسمان کا کوئی دروازہ کھول دیتے ہیں اور وہ دن دہاڑے اس میں چڑھنے بھی لگ جاتے، تب بھی وہ یہی کہتے ہماری آنکھوں کو دھوکہ ہو رہا ہے بلکہ ہم پر جادو کر دیا گیا. اللہ کے نبی سے مطالبات کرتے تھے، معجزے مانگتے تھے، اللہ کہہ رہے ہو بھی گیا نا سب کچھ، کہیں گے یہ آپ نے جادو کے زور سے کیا، حق کو پھر نہیں مانیں گے. یہ ہماری کار فرمائی ہے کہ آسمان میں ہم نے بہت سے مضبوط قلعے بنائے، ان کو دیکھنے والوں کے لیے مزین کیا. یہ کیا ہے؟ ستارے. اللہ تعالیٰ نے آسمان کو ٹھوک دیا. آپ دیکھیے کہ جیسے ایک چادر سی بچھا کر بعض وقت سائڈز پہ آپ پنس لگا دیتے ہیں نا کہ رنکلس نہ پڑے، کوئی بیٹھے تو چادر خراب نہ ہو، اللہ نے یہ آسمان کی چادر پھیلائی ہوئی ہے. آج سائنس بتاتی ہے یہ گیسز ہیں، اور اس کو بالکل سٹریٹ کرنے کے لیے ستاروں کی میخیں ڈال دی تاکہ یہ اس کے اندر چھوٹے چھوٹے بٹن لگ گئے، اب یہ چیزیں خراب نہ ہوں، اور ہر شیطان مردود سے ان کو محفوظ کر دیا. دو مقاصد ہیں ستاروں کے، خوبصورتی بھی ہے اور ساتھ ہی ساتھ شیطانوں سے بچایا جا رہا ہے، کوئی شیطان اس میں راہ نہیں پا سکتا. اتنا قیمتی کلام ہے یہ. پہلے سے آپ کو پتا ہے کہ کیا تھا اللہ تعالیٰ کی سنت، کہ آسمانوں پہ لوگ جاتے تھے آتے تھے، شیاطین تک بھی پہنچ جاتے تھے، حتیٰ کہ یہ جو کاہن اور نجومی اور جو وہ دکھاتے ہیں کہ کپا مسٹری بتاتے ہیں نا، وہ بھی اپنے چیلوں چانٹوں کو اوپر بھیج دیتے تھے. جب وحی کا سلسلہ شروع ہوا، کون سی وحی کا؟ اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ، نبی پڑھ کے آیا. جب قرآن کا نزول شروع ہوا نا، تو اللہ نے فرشتوں کو کہہ دیا کہ اب آپ یہاں کھڑے ہو جائیے، اب کوئی شیطان آتا بھی ہے تو کیا ہوتا ہے سنیے گا. إِلَّا مَنِ اسْتَرَقَ السَّمَ فَتْبَهُ شِهَابٌ مُبِينٌ، مگر جو کوئی کچھ سنگن لے لے، اور جب وہ سنگن لینے کی کوشش کرتا ہے تو ایک شعلہ روشن اس کا پیچھا کرتا ہے. یہ ہے انتظام، ڈبل سیکیورٹی کا انتظام. آپ اس کا ایسے سمجھیے کہ کبھی ایئرپورٹ سے کسی بڑی شخصیت نے گزرنا ہو، تو آپ اس دن ان یوزل قسم کا پروٹوکول دیکھیں گے، اور وہاں پولیس کی گاڑیاں آ رہی ہیں، ایمبولینسز آ رہی ہیں، ہٹو بچوں کے نعرے لگ رہے ہیں، راستے خالی کر دو، شہر فیصل خالی ہو رہی ہے، کوئی گزر رہے ہیں، یہ ہو رہا ہے. کیوں؟ کہ شاید کوئی کسی کو گولی نہ مار دے، خوف ہوتا ہے، یا کوئی کچھ اور نہ کر دے. قیمتی شخص، بھاری وہ کہنا چاہیے کہ اہم شخصیات ہوتی ہیں نا، تو ان کی حفاظت کی جاتی ہے. اسی طرح آپ پتہ ہے کہ جب فوجی راز ایک جگہ سے دوسری جگہ جانے ہوتے ہیں، جیسے ڈاکیومنٹیشن ہے، یا اسلحہ کبھی ایک جگہ سے دوسری جگہ جانا ہو، تو اس کا بہت زبردست قسم کا نظام ہوتا ہے. عام وقت میں صبح میں نہیں لے کے جاتے، راتوں کو لے کے جاتے ہیں، لوگوں کو خبر بھی نہیں ہوتی، چپکے چپکے ساؤنڈ پروف گاڑیوں میں ایک جگہ سے دوسری جگہ لے کے جاتے ہیں. تو چیز اتنی قیمتی ہوتی ہے. اب یہ قرآن اتر ہے جو دلوں کی دوا ہے، جس نے لوگوں کو ہدایت دینی تھی، جس نے لوگوں کو اپنے مالک سے جوڑنا تھا، تو اللہ تعالیٰ نے فرشتوں کو کہہ دیا اب کوئی شیطان اوپر جائے گا نا، اوپر سے اس کو شعلہ پڑتا ہے. کبھی آپ نے بچپن میں یہ بات سنی ہوگی، فلاں جگہ ستارہ ٹوٹا، کئی راتوں کو جب اس طرح کھلی جگہوں پہ لوگ سوتے تھے تو ایسے شعلے گرتے تھے. یہ جو ستارے ٹوٹتے تھے نا، وہ یہ ہوتا ہے. شیطان اوپر جانا چاہتے ہیں، ان کو بھی بڑی کیوریسٹی کہ اس میں ہے کیا. آج اگر مجھے آپ کو صرف تجسس ادھر لے کے آ رہا ہے تو کچھ فائدہ نہیں ہوگا. تجسس تو شیطانوں کو بھی بڑا ہے، نان مسلمز کو بھی بڑا ہے کہ اس قرآن میں ہے کیا. اس کو لے کر جو ہدایت کے لیے لے گا، اس کو جو ہدایت کے لیے لے گا نا، اس کو فائدہ ہوگا. تو اللہ تعالیٰ نے آپ کو مجھے سیکیور نالج دیا، اتنا پیارا نالج دیا. اللہ تعالیٰ کہتے ہیں ہم نے زمین کو پھیلایا، اس میں پہاڑ جمائے، اس میں ہر نو کی نبتہ ٹھیک ٹھیک نبیت علی مقدار میں گزار دی. آپ دیکھیے کہ ایک اللہ کی ذات، دیکھیے جو چیز جتنی ہونی چاہیے اتنی ہے اس کائنات میں، کوئی چیز نہ کم ہے نہ زیادہ ہے. اور اس میں معیشت کے اسباب فراہم کیے تمہارے لیے بھی، اور ان بہت سی مخلوقات کے لیے بھی جن کے رازق تم نہیں ہو. آپ کو پتا کہ دنیا میں آکسیجن کتنی ہے؟ اگر آپ کو تھوڑا سا سائنس سے کوئی انٹرسٹ ہے، تو آپ جا کے کوئی ڈاکیومنٹری ہی دیکھ لیجئے کہ پوری خلا میں جو ڈفرنٹ تھنگز ہیں وہ کیسی ہیں. آکسیجن کے خاص ریشو ہے، اگر اس سے تھوڑی سی زیادہ کر دی جائے نا، تو کائنات کی ہر چیز جل جائے. کبھی آپ نے سنا ہوگا کیلیفورنیا میں جنگلوں میں آگ لگ جاتی ہے، سنی ہے آپ نے کبھی بات؟ ہر 2-4 سال میں کیلیفورنیا میں آگ لگتی ہے. پتہ کیوں لگتی ہے؟ کہ وہاں درخت بہت زیادہ ہیں، تو جب درخت بہت ہے نا، تو وہ آکسیجن زیادہ پروڈیوس کرتے ہیں. اب لوگ اتنے ہیں نہیں کہ جو آکسیجن لے، ہم آکسیجن لیتے ہیں کاربن چھوڑتے ہیں، درخت اپوزٹ کرتے ہیں، وہ آکسیجن دیتے ہیں کاربن لیتے ہیں. اب چونکہ لوگ جو وہاں زیادہ نہیں ہوئے، اب کیا کرتے ہیں، تو وہ آکسیجن وہاں بڑھتی جاتی ہے، اس کا ریشو بڑھتا ہے، خود بخود آگ لگ جاتی ہے. کس نے کیا یہ نظام سیٹ؟ H2O، لکھ کر دیکھیے H2O، دو حصے ہائیڈروجن اور ایک حصہ آکسیجن ڈالیں، ان کو جمع کر دیں کسی بھی جار میں، پانی بن جائے گا. اور ہائیڈروجن کو الگ کیجیے، آکسیجن کو الگ کیجیے، دونوں جلاتی ہیں، آکسیجن جلتی ہے، ہائیڈروجن جلاتی ہے. سبحان اللہ، ہائیڈروجن اور آکسیجن نے اپنا من مار دیا، دو غصے سے جلنے بھلنے والی گیسیں اللہ کے حکم پہ پانی ہو جاتی ہیں. ہم کیوں نہیں غصہ اپنا دور کرتے؟ ہم لوگوں کے لیے دلوں میں نفرت اور غصے کیوں لیتے ہیں؟ اللہ تعالیٰ مجھے آپ کو یہ سکھا رہا ہے کہ اتنی بیلنس ورلڈ جو ہے یہ اللہ نے بنائی. پھر آپ دیکھیے پہلے لوگ دنیا میں کیسے آگ جلاتے تھے، کوئلے سے، پھر کوئلے کے ساتھ ساتھ وقت گزرا تو سوئی گیس آ گئی، پھر آپ دیکھیے پیٹرول آ گیا، آج نیوکلیئر گیس آ گئی. اتنی لوگ آج سے 50-60 سال پہلے کہتے تھے کہ سارے ریسورسز ختم ہو رہے ہیں، آبادی کم کرو. یہ جو مالتھیس کی تھیوری ہے، یورپ سے چلی تھی، اس نے فگر لگائے تھے اس وقت، آج سے شاید کوئی 50-60 سال پہلے کی کہانی ہے. اس نے کہا تھا کہ 50 سال بعد دنیا میں نہ کھانا ملے گا نہ پینا ملے گا، آبادی اتنی ہو رہی ہے. یہ جو دو بچے خوشحال گھرانہ کا نعرہ ہے، یہ وہاں سے چلا تھا. آج بتائیے آپ کے گروسری اسٹور میں آج بریڈ کی زیادہ قسمیں ہیں یا کل تھی؟ آج دودھ زیادہ قسم کا ہے، جوس آج ہے، کتنے وقت کے ساتھ بڑھ رہے ہیں. اللہ تعالیٰ کہہ رہے ہیں کہ لوگ آئیں گے تو ہم ان کو کھلائیں پلائیں گے نہیں. تو یہ سارا ایکو سسٹم، بڑی مچھلی چھوٹی کو کھا رہی ہے، چھوٹی چھوٹی کو کھا رہی ہے. آپ پتہ کہ شارک ایک مچھلی ہے، जो बड़ी बड़ी मछलियों को और इंसानों तक को खाती है। अब उस शार के जो दांत है ना, उसके दो दांतों के बीच में गैप्स होते हैं, उन गैप्स में छोटी छोटी मछलियां बैठी हुई हैं। आपको पता है वो क्या खाती हैं? शार्क जब खा जाती है ना, तो उसके जो लेफ्ट ओवर्स होते हैं ना, तो ये बीच में बैठ के वो खाती रहती हैं। इससे इनको खाना मिलता है और उस शार्क के दांत साफ रहते हैं। है कोई मेरे आप में से ऐसा साइंसदान बड़ा जो ये कर सके? अल्लाह ताला कहते देखो हमने हर चीज का अंदाजा मुकर्रर किया है, तो क्या हमारे दीन में और हमारे इस्लाम में और हमारे दीन के कामों में कोई मेजरमेंट नहीं होनी चाहिए? हमें नहीं पता होना चाहिए कितनों ने आना है, कब किसने रजिस्ट्रेशन कराना है? आखिरी दिन बच्चों को उठाकर हम लाते हैं, 10 दफा भी लोग कहेंगे ना कि बच्चों का दाखिला शुरू हो गया, कर लीजिए, हम प्रॉपर इंतजाम करें टीचर्स का, इंतजाम बैठने का। लेकिन दुख के साथ कहूंगी, हमारा इंडो पाक कल्चर ऐसा है, आखिरी दिन लेकर आते हैं। आप कहते हैं रजिस्ट्रेशन तो 50 लोगों के आए हैं, कोई नहीं आएंगे, आप देखें आखिरी दिन 200 बच्चे आ जाएगा। अब क्या करें आप? इससे सीखिए, याद रखिए, वही कौमें दुनिया में पनपती हैं जिन्होंने एक एक सेकंड एक एक मिनट का हिसाब रखा हुआ है। आपकी बसें कैसे चलती हैं इधर आप नहीं देखते? आप यहाँ से शहर जाना चाहें, अभी आपको आपका कंप्यूटर बताएगा यहाँ से बस ले, बस से निकले तो आप जो है ट्रेन ले लीजिए, ट्रेन से चल के इतना चलें तो ये करें। ये क्या है? इंधन खजाइनो। अल्लाह ताला कहते हर चीज को हिसाब से चलाया, तो दुआ कीजिए मेरे और अपने लिए तो बहुत ही करें, क्योंकि हम दीन के रिप्रेजेंटेटिव हैं, कि अल्लाह ताला हमारे अंदाजे भी दुरुस्त कर दे, हमारी सोच बदले। कम अज कम हम जो बैठे इधर हॉल में वो तो सुन के माने, बाकी को दम छोड़ दें। हर चीज में आप देखिए, आप जहाज में 5 मिनट लेट पहुंचे तो आपके लिए जहाज वो नहीं रोकते, हमारे मुल्कों में रोक लेते हैं, बार बार अनाउंस करेंगे लास्ट एंड आखिरी फाइनल कॉल है, फलां साहब आ जाएं बोर्डिंग। अब बोर्डिंग पास ले लिया तो लोग हंसते हैं, कहते हैं अब हमें छोड़ के थोड़ी जाएंगे, अमेरिका में छोड़ जाते हैं, यहाँ का मुझे नहीं पता, अमेरिका में छोड़ जाते हैं, बोर्डिंग पास आपके हाथ में पड़ा, कहते आप नहीं थे, जाइए आइए अगले जहाज में आपको ले जाएंगे, अभी नहीं आप जा सकते। हम तो कुछ फहमियों में मुबतला होते हैं ना, हमारे बगैर कोई जाएगा नहीं है। तो थोड़ा सा उम्मत मुस्लिमा को आज इस चीज पे गौर की जरूरत है, पढ़े लिखे होने की, ऑर्गेनाइज्ड होने की जरूरत है। फिर इंशाल्लाह आप देखिए कि अल्लाह ताला अगर गैरों की मदद कर रहा है तो क्या हमारी नहीं करेगा। फिर इसके बाद फरमाया आयत नंबर 20, वजअलना लहुम फीहा मआयिश वमन लस्तुम लहू बिराज़िकीन। और इसमें मईशत के असबाब फराहम किए तुम्हारे लिए भी इन बहुत सी मखलूकात के लिए जिनके राज़िक तुम नहीं हो, कोई चीज ऐसी नहीं जिसके खजाने हमारे पास ना हो, और जिस चीज को भी हम नाजिल करते हैं क्या करते हैं उसको ऐसी बेतुका अंदाजों से नहीं, इल्ला भी कदर मालूम। पूरी सूरत आपको दिल सिखा रही है, और इस पूरे पारे में 2 सूरतें हम पढ़ेंगे, ये वाली हजीजर और नहल, दोनों का मेन थीम आपको यही मिलेगा, अदल और टीम वर्क। कायनात कैसे खूबसूरत तरीके से सर्व कर रही है इंसानियत को, कि तुम भी लोगों को अगर नफा देना चाहते हो तो ये खूबियां अपने अंदर लाओ, फिर तुम्हें फायदा होगा। तुम अपने आप को ऑर्गेनाइज करो, इसमें आपको मक्खी की मिसाल मिलेगी, भैंस की मिसाल मिलेगी आपको इसमें। आप देखेंगे कि छोटी छोटी चीजों से सबक सिखाया जा रहा है, कि जब सही तरीके से प्रॉपर तरीके से काम किया जाता है तो थोड़ी सी मैन पावर भी बहुत काफी हो जाती है, और अगर ठीक काम ना हो, क्योस हो, किसी को अपनी ड्यूटी का नहीं पता, किसी को अपनी जिम्मेदारी का नहीं पता, किसी को क्या करना है, कब करना है, कितने आए, कब आए, कहाँ बैठना है, कुर्सियां कितनी, मेज कितने, चमचे कितनी, तो याद रखिए कि फिर मजमे भी बेकार होते हैं। उम्मत में आज एक क्योंकि समझ लेने की जरूरत है कि वाकई अगर हम सब इस चीज को लेकर चल सके तो। इसीलिए अब आगे फरमाए वर्सल न रिया लवाके, और हमने हवाओं को भेजा। ऐसे लग रहा है मुझे कि इस सूरत में और अगली सूरत में भी आपको बिल्कुल यही फीलिंग आएगी जैसे हम एक डॉक्यूमेंट्री देख रहे हैं। आज आपको पता है कि लोग मिलियंस लगाकर डॉक्यूमेंट्रीज बनाते हैं, फिर लोग उसको देखते हैं। ये सूरतें आपको मुझे अंदर की आंख खोल कर इस कायनात पर गौर करना सिखाती हैं। और यकीन करें, जब यहाँ से पढ़ा के घर जाती हूँ ना, तो मेरा दिल नहीं करता एक लफ्ज बोलने को, बाहर वही कुछ होता है जो आपको बता के जाती हूँ। आपके साथ भी ऐसे ही होता होगा। हरी घास, ऊपर बादल, दरख्तों पे पत्ते, क्या खूबसूरती होती है जब हम निकल के इधर से जाते हैं। मैं सोचती हूँ वाकई अल्लाह जितना तेरा कुरान प्यारा है ना, उतनी तेरी कायनात भी प्यारी है। कुरान पढ़ के भी तुझसे प्यार आता है, कुरान पढ़ के भी तेरा प्यार मिलता है, तेरी कायनात पे गौर करके भी तुझसे मोहब्बत महसूस होती है। अल्लाह ताला हमें गौर फिक्र वाला बना दे। पर मैं बराबर हवा को, थोड़ा सा दरवाजे को कोई रख दीजिए उसके अंदर तो अच्छा होगा, बराबर हवाओं को हम ही भेजते हैं, फिर आसमान से पानी बरसाते हैं, और इस पानी से तुमको सैराब करते हैं। इस दौलत के खजानेदार तुम तो नहीं हो, है हम में से कोई बारिश का मालिक? اس کے نام پہ مل جائے؟
نہیں، اللہ کی شان ہے، زندگی موت ہم دیتے ہیں اور ہم ہی سب کے وارث ہونے والے ہیں. پہلے جو لوگ تم میں سے ہو گزرے ان کو بھی دیکھ لیا، ان کو بھی ہم نے دیکھ رکھا ہے، اور بعد کے آنے والے بھی ہماری نگاہ میں ہیں. یقیناً تمہارا رب ان سب کو اکٹھا کرے گا، وہ حکیم بھی ہے اور علیم بھی ہے. ہم کے لیے اتنی بکھری ہوئی دنیا کو اللہ سمیٹے گا کیسے؟ کا میرے بس میں ہے، میں نے تمہیں پیدا بھی تو کیا تھا نا. اب بڑے خوبصورت طریقے سے ہماری تخلیق کا تذکرہ ہے، وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ، اور ہم نے انسان کو سڑی ہوئی مٹی کے سوکھے گارے سے بنایا. یہ ہے حضرت انسان کا تعارف، سوکھی مٹی کے گارے سے. ہم سونے چاندی کے ہوتے تو ہمارے پاؤں زمین پہ لگتے، آج مٹی کا انسان اتنا اکڑا پھرتا کہ اللہ کے آگے نہیں جھکتا، اس کے حکم کے آگے نہیں جھکتا. تو کیا آپ بتائیے، اگر ہم ہیرے کے بنے ہوتے کیا بنتا؟ مٹی سے بنائے گئے، اور اس سے پہلے جنوں کو ماں کی لپٹ سے پیدا کر چکے. پھر یاد کرو اس موقع کو جب تمہارے رب نے فرشتوں سے کہا، میں سڑی ہوئی مٹی کے سوکھے گارے سے ایک بشر پیدا کروں. یہ بار بار کیوں کہا جا رہا ہے سڑی ہوئی مٹی؟ تاکہ انسان کو اپنی اوقات یاد رہے. دیکھیں، مٹی تو سڑی ہوئی تھی، تب تک تو واقعی انسان ناکارا تھا، لیکن ہوگا کیا اس کے بعد؟ جب میں اسے پورا بنا چکوں اور اس میں اپنی روح سے کچھ پھونک دوں، تو تم سب اس کے آگے سجدے میں گر جانا. اس کو نوٹ کریں، انسان اپنے وجود کے اعتبار سے ظلمانی ہے، اندھیرے ہیں. مٹی اندھیری ہوتی ہے نا، مٹی کے آر پار نہیں دکھتا. یہ میرا آپ کا جو ظاہری وجود ہے نا، یہ مٹی سے بنا ہوا ہے، یہ ظلمانی ہے. واقعی اس کی دو کوڑی کی ویلیو نہیں ہے. مردے کو کوئی خریدتا؟ کوئی ہسپتال ہسپتال والا لے لے کے آؤ، چھوڑ دو، ہم اس پہ اس پہ وہ اپنے ڈائسیکشن کر لیں گے تو اور بات ہے، ادروائز مردہ انسان کو کوئی نہیں خریدتا. لیکن جب اس میں روح پڑی اللہ کی طرف سے، جس میں اللہ تعالیٰ نے خیر ڈالی، تو یہ کروڑوں کا ہو گیا. اس کا ایک ہاتھ کروڑوں کا. انسان کو مار دو، 100 اونٹوں کی قیمت دینی پڑے گی. تو اصل ویلیو آپ کی میری اس روح کے ساتھ ہے جو اس قرآن سے فائدہ لیتی ہے. آپ یاد رکھیے گا کہ جسم کے اندر روح ہے نا، جسم میں روح رہے تو جسم زندہ، روح میں وہی رہے، قرآن رہے تو جسم سے روح زندہ. مردہ روحیں ہیں ان کی جنہوں نے اپنے آپ کو وہی کے پانی سے دور کر دیا. فرمایا، جب یہ سب کر چکوں تو تم سب اس کے آگے سجدے میں گر جانا. کب سجدہ کروایا؟ جب روح پڑی. مٹی کے بت کو نہیں بجوایا تھا آدم کے، روح والے بت کو بجوایا. فسجد الملائکۃ کلہم اجمعون، چنانچہ تمام فرشتوں نے سجدہ کیا سوائے ابلیس کے. کس نے سجدہ کرنے والوں کا ساتھ دینے سے انکار کر دیا؟ رب نے پوچھا، ابلیس تجھے کیا ہوا کہ تو نے سجدہ کرنے والوں کا ساتھ نہ دیا؟ اس نے کہا، میرا یہ کام نہیں کہ میں اس بشر کو سجدہ کروں جسے تو نے سڑی ہوئی مٹی کے سوکھے گارے سے پیدا کیا. ذرا دیکھیے، ابلیس کو انسان کی اصل پتہ، تبھی تو انسان سے ڈرتا نہیں ہے. اس کو پتہ یہ اصل میں ہے کیا چیز. اللہ تعالیٰ کو اس کی بات بڑی بری لگی. قال فخرج منها فإنك رجیم، کہا تو نے اس انسان کو گارے سے پیدا کیا. رب نے فرمایا، اچھا تو نکل جا یہاں سے، کیونکہ تو مردود ہے، اور اب روزے جزا تک تجھ پر لعنت ہے. اس نے عرض کیا، میرے رب یہ بات ہے تو پھر مجھے اس روز تک کے لیے مہلت دے دے جبکہ سب انسان دوبارہ اٹھائے جائیں گے. نوٹ کیجئے گا، شیطانی رویہ گناہوں کے لیے مہلت مانگنا. آج بھی کچھ لوگ کہتے ہیں، اللہ ہدایت دینا لیکن ابھی نہیں، توبہ کروں گی لیکن بچے کی شادی کے بعد. تو گناہوں کے لیے شیر ہونا، خود کو گناہوں میں مبتلا رکھنا، یہ شیطانی رویہ ہے. اور اللہ نے بھی دے دی مہلت، ٹھیک ہے، کہا اچھا کوئی بات نہیں، مہلت دے. تو فرمایا، اچھا تجھے مہلت ہے اس دن تک جس کا وقت ہمیں معلوم ہے. وہ بولا، میرے رب جیسا تو نے مجھے بہکایا. ذرا اس جملے کو نوٹ کیجئے، مالک کو یہ جملہ کوئی کہے کتنی ناشکری کی بات ہے. اللہ نے بہکایا تھا ابلیس کو، اس کے نفس نے بہکایا تھا. اسی طرح میں زمین میں ان کے لیے دل فریبیاں پیدا کروں گا اور سب کو بہکاؤں گا. آج کے بعد کسی چیز میں اگر دل لگے تو اس جملے کو یاد کریے گا، شیطان ہمارے لیے اس دنیا کو دل فریب بناتا ہے. شیطان اس دنیا کو ہمارے لیے دل فریب بناتا ہے. وہ دکھانا چاہتا ہے کہ دیکھو، اصل مزہ تو گناہوں میں ہے، اصل خوبصورتی تو اللہ کو ناراض کرنے میں، اور آؤ دیکھو حسن دیکھو، موت دیکھو، مستی دیکھو. تو اس سے پناہ مانگنی چاہیے. آج سے دعا بھی تو کریں نا ایک ہم سب، کہ اللہ میرے دل سے دنیا کی محبت نکال دے. مجھے ایک سسٹر کی بات یاد آتی ہے، کہتی ہے میرے دل میں اتنا پیار تھا گھر کے لیے، شاپنگ کی میں کریزی تھی، سجاتی سنوارتی، ہر وقت ہی میں بے چین رہتی تھی، کہ آخر جب قرآن سے تعلق جوڑا اور مجھے اپنا یہ بت نظر آتا تھا کہ میں بالکل دیوانی ہوں گھر کو سجانے کی. پھر کہتی، میں نے ایک عمرہ کیا، اور یہ نیت کی کہ اللہ میرے دل سے اس دنیا کی محبت نکال دے تو آپ اور میں بھی کر سکتے ہیں. ارادے کریں, خواہش کریں کہ اللہ میرے لیے اس چیز کو آسان کر دے. کس پہ شیطان کا بس نہیں ہے سوائے تیرے ان بندوں کے, دیکھیں تیرے بندے کہہ رہے ہیں مخلصین کو, جنہیں تو نے ان میں سے خالص کر لیا. دعا کیجیے اللہ میں مخلص بنا دے. کہا اچھا تو بہت چیلنج دے رہا ہے تو سن. فرمائے یہ راستہ ہے جو سیدھا مجھ تک پہنچتا ہے. کون سا راستہ بلا؟ اخلاص کا راستہ. نوٹ کیجئے گا, عابد کے اوپر شیطان کا قابو پڑے گا, عالم کے اوپر شیطان کا غلبہ ہوگا. عالم کو اس کے علم پہ بہکا دے گا, عابد کو اس کی باتوں پہ لائے گا. تہجد گزار پہ شیطان کا بس چلتا ہے, کیوں نہیں چلے گا؟ وہ لوگوں کو کل سنائے گا آج تو لمبی پڑھ لی, بس آج دو سورے پڑھ لی, باتیں ہی باتوں میں تہجد سنا دے گا. ہر نیکی کرنے والے پر شیطان کا قابو ہو جاتا ہے. ایک نیکی ایسی ہے جس کا شیطان کو پتہ ہی نہیں چلتا, اور وہ اخلاص ہے. کسی نے کہا کہ اخلاص بندے اور رب کے بیچ کا راز ہے, جس کی خبر تو فرشتوں تک کو نہیں ہوتی. ہم جو عمل کرتے ہیں نا, فرشتے من و ان لکھ دیتے ہیں, اس پہ دو دفل پڑے, اس نے روزہ رکھا, اس نے قربانی دی, اس کے اندر کتنا اخلاص تھا یہ اللہ کو پتا ہے. اخلاص ایک شیطان پروف جیکٹ ہے. ہم اسے ہر ایک یہ تو چاہتا ہے نا کہ میں شیطان کے قابو میں نہ ہوں. دیکھیں ہم تو کسی بھی دشمن کے ہاتھوں میں نہیں آنا چاہتے کہ میں کوئی چور پکڑ لے, کوئی ڈاکو پکڑ لے, شیطان تو بہت ہی بڑا. لیکن کیوں ہم پھر شیطان کے قبضے میں آتے ہیں؟ اس کی وجہ آپ کے سامنے لکھی ہوئی ہے. علاج اخلاص, خالص ہو جائیں, خالص ہو جائیں, پیور پیور پیور. ہر چیز خالص اچھی لگتی ہے, پیور سلک اچھا لگتا ہے, پیور کاٹن اچھی لگتی ہے, پیور ملک مزے کا ہوتا ہے, پیور جوس اچھا ہوتا ہے, پیور رشتے اچھے لگتے ہیں. تو اللہ کے لیے خالص کیوں نہ ہو؟ ماں چاہتی ہے کہ بیٹی اوپر اوپر سے پیار کرے, بیوی چاہتی ہے شوہر صرف اوپر سے محبت کرے, دل میں کچھ اور ہو. تو کیا وہ رب, وہ مالک, وہ خالق چاہتا ہوگا کہ دل میں کوئی اور بسا اور اوپر سے کہہ دے اللہ اکبر اللہ اکبر الحمدللہ الحمدللہ؟ تو اخلاص پہ محنت کرنی ہے میں نے اپنے انشاءاللہ تعالی. اللہ تعالیٰ کرے ان عبادی لیس لک علیہم سلطان, بے شک جو میرے حقیقی بندے ہیں ان پر تیرا بس نہ چلے گا, تیرا بس تو صرف ان بہکے ہوئے لوگوں پر ہی چلے گا جو تیری پیروی کریں گے, اور ان سب کے لیے جہنم کی وعید ہے. کیا پتا چلا؟ شیطان کے فٹ سٹیپ پہ, شیطان کے نقش قدم پہ جو چلتے ہیں انہی کو وہ خوش کرتا ہے. تو آپ اور میں ایک گناہ کا کھولتے ہیں نا, دیکھیے ہر گناہ کفر کا انویٹیشن ہے, ہر گناہ ہمیں شیطان کے قریب کرتا ہے. تو اپنے آپ کو فتنوں میں نہ ڈالیں. وہ کہتے ہیں نا لات القبیدی کو ملا تخلقہ, اپنے آپ کو ہلاکت میں نہ ڈالو, اپنے پاؤں پہ خود کلہاڑی نہ ڈال پھیرو. کیوں؟ کیونکہ یہ جہنم میں لے جائے گی. کیسی ہے وہ جہنم؟ لہا سبت و ابواب. یہ جہنم جس کی وعید ابلیس کی پیروی کرنے والوں کو دی گئی, اس کے سات دروازے ہیں. ہر طرح کے گناہگار کو اسپیشلی اس ڈور سے گزارا جائے گا. ہر دروازے کے لیے ان میں سے ایک حصہ مخصوص کر دیا گیا, جس کو کہتے ہیں نا اسائنڈ اونلی وی آئی پی ڈور. کوئی اور اس میں سے نہیں گزرے گا, صرف اس میں سے وہی گزرے گے جن کے وہ گنے. ہو سکتا ہے زانیوں کے لیے ایک دروازہ ہو, سود خوروں کے لیے ایک دروازہ ہو, شرابیوں کے لیے ایک دروازہ ہو, لٹیروں کے لیے ایک دروازہ ہو. اللہ تعالیٰ کہتے ہیں ہر ایک کو پروٹوکول دیا جائے گا جہنم کا بھی. اللہ تعالیٰ بچا کے رکھے. اس کے برعکس ان المتقین فی جنات و عیون ادخلوها بسلام آمنین. اس کے برخلاف متقی لوگ باغوں اور چشموں میں ہوں گے, اور ان سے کہا جائے گا داخل ہو جاؤ اس میں سلامتی کے ساتھ, بے خوف و خطر, ٹینشن فری, فیئر فری. ونزعنا ما فی صدورہم من غل اخواننا علی سرر متقابلین. ان کے دلوں میں جو تھوڑی بہت کھوٹ کھپٹ ہوگی اسے ہم نکال دیں گے. آپس میں وہ بھائی بھائی بن کر آمنے سامنے تختوں پر بیٹھیں گے. کیا پتا چلا کہ دنیاوی رشتوں میں آپس میں کہیں نہ کوئی کمی بیشی رہ سکتی ہے, جنت پہ جانے سے پہلے اللہ تعالیٰ اس کو نکال دے گا. حدیث میں آتا ہے کہ جنت کے بالکل باہر ایک نہر ہے, نہر حیوان اس کا نام آتا ہے. ایک تو جو اس میں ڈبکی لے لے گا ہمیشگی کی زندگی, دوسرا دل کا کینہ دھل جائے گا. آپ سوچیے نا آپ کو کون برا لگتا ہے, میرے لیے 10 لوگ تو ایک سیکنڈ میں سوچ لیں گے. وہ تو ایک آنکھ نہیں بھاتی, اس کی تو شکل نہیں دیکھنا چاہتی, اس سے تو اللہ میرا سامنا نہ کرائے. अब जन्नत में आपने उनको देख लिया तो आपका तो मूड ही खराब हो गया, उनको देखकर तो मेरा बीपी हाई हो जाता है, उसको देखकर तो मेरा सर खौलने लगता है, तो क्या मिला जन्नत में जाकर? तो अल्लाह ताला कहते हैं मैं जन्नत में जाने से पहले तुम्हारे दिलों को धुलवाऊंगा, क्लींजिंग कराऊंगा दिलों की, और फिर सब निकल जाएगी और वापस में भाई भाई बनकर आमने सामने तख्तों भी होंगे। सच बताऊं जिनके दिलों में खोट खपट होता है ना, उनकी ये दुनिया भी जहन्नुम है। मैंने इससे ज्यादा दुखी शख्स कोई नहीं देखा जो अपने दिल में लोगों के लिए गुस्से ग्राज नफरत भरता है और यूं करके देखता है। मुझे किसी ने बताया बॉडी लैंग्वेज उनको पढ़नी आती थी कि जो कीना रखता है ना वो आंखों को चुंधिया के देखता है, वो उसकी आंखें यूं सुखड़ जाती हैं दूसरों को देखकर, ना किसी की खुशी देख सकता, नहीं हसद जेलस, किसी की अच्छी नेमत नहीं उसको अच्छी लगती। और जरा कोई अपना ही चाहे दोस्ती क्यों ना हो, जरा किसी चीज में आगे बढ़ी तो उसको ऐसे लगेगा कि जल के राख हो गई। तो अभी खत्म कर दीजिए, क्यों दुनिया को जहन्नुम बनाया हुआ, एक दफा जन्नत में पहुंच के देखिए क्या होगा, फिर आपको वह मेहनत नहीं करनी पड़ेगी, जो करनी आज कर लीजिए। ला यमस्सुहुम फीहा नसब, उनको वहां किसी मुशक्कत से पाला नहीं पड़ेगा और ना वो वहां से निकाले जाएंगे। आज मेहनत की जगह, ये दुनिया मेहनत की जगह है, जैसे किसान बीज लगाता है, फसल डालता है, गोडी करता है, पानी देता है, एक दफा जब पौधा निकलने वाला शुरू हो गया तो फिर तो कुछ नहीं करता, बस एक आखिरी मेहनत करेगा फसल काटने की, फिर सारा साल बैठ के खाएगा। तो ये दुनिया क्या, दुनिया मिजरतुल आखिरा, ये दुनिया की आखिरत की खेती है। आइए मेहनत करते हैं, कोई मकसद के साथ जिए, ऐश कोश नहीं होता मोमिन, आराम पसंद नहीं होता मोमिन, सुस्त नहीं होता मोमिन, लेजी नहीं होता, लिथार्जिक नहीं होता मोमिन, उसको हकीकत में मेहनत की आदत होती है। अल्लाह मुझे आपको डाल दे, आगे हम सुनेंगे कायनात कैसे मेहनत कर रही है इंसानियत को फायदा देने के लिए, और ना वहां से वो कभी निकाले जाएंगे। सोचिए किसी को कह दिया जाए कि आपको आज के बाद इस प्रोटोकॉल से कभी नहीं निकाला जाएगा, आपको सदर बनाया आप आखिरी दम तक सदर हैं, आपको वजीर बना दिया आप आखिरी दम तक वजीर हैं, आप बताइए जरा उसके लिए इससे बड़ी खुशी की क्या बात होगी। और फिर आयत को जरा गौर से देख के सुनिए, नब्बे बादी अन्नी अनिल गफूर रहीम, मेरे बंदों को खबर दे दीजिए कि मैं बहुत दरगुजर करने वाला और रहीम हूं। कौन से बंदों को ये खबर दी है जो डर गए हैं, जो फोकस्ड हो गए हैं, जिनको लग फिकर गई है कि जन्नत में जाऊंगी कि जहन्नुम में, किधर जाऊंगी, उनको बता दो डोंट वरी, तुम डर गई हो ना, जन्नत तुम्हारे लिए, मैं तुम्हारे पिछले गुनाह माफ करूंगा। हाँ लेकिन जो सुन के भी ना सुने, जिन्होंने ये आयतें गौर से सुनी, कोई नहीं इधर ही उधर देख रहे थे कौन आ रहा है, कौन बैठ रहा है, किधर जाऊं, अब क्या करूं, कुछ खा लूं, कुछ पी लूं, कोई इफ्तारी का देख लूं, कोई फोन पे मैसेज चेक कर लूं, तो कहा वो उनको बता दो नाजा भी अजाबुल अलीम, जहां उसकी बख्शिश बड़ी है ना वहां उसका अजाब भी बड़ा दर्दनाक और बड़ा सख्त है। आप देखिए कि दिन ब दिन हर पारे के साथ क्या मुझे आपको ये मैसेज नहीं मिल रहा कि गुनाहों की चादर को उतार के फेंक दो। देखिए गुनाह गंदी चादर है, परसों आपने कपड़े अगर पहने थे, चले कल का दिन कुछ ठीक भी लगे, आज सुबह तो नहीं वो पहन सके होंगे, सीना आता है ना बू आती है, और वैसे फिरे रहे गंदे कपड़ों में, एक दफा जरा शावर तो ले, उसके बाद जरा वही उतरे हुए कपड़े पहने थे, मेरे से तो कभी ना पहने जाए, स्मेल आएगी उसमें से आपको, खानों की बू, पकाने की बू, लहसुन की अदरक की बू, आप उन कपड़ों को दोबारा नहीं पहन सकते। इसी तरह जब एक बंदा गुनाह करता है ना तो आहिस्ता आहिस्ता उसकी स्मेल खत्म हो जाती है, कहते इट्स ओके, सब करते हैं, यानी किसी का ये जवाब मुझे भूलता ही नहीं है, यहाँ तो सब ऐसे ही लेते हैं, यहाँ तो सब ऐसे ही लेते हैं, इतना आसान है ये काम कि सब गुनाह करें हम भी करेंगे, सब हराम करें हम भी करेंगे, नहीं तो वो भूल खत्म हो जाती है। लेकिन जब कुरान का पानी पड़ता है, अब वो जरा मैल को चैल वाले कपड़े धुले तो फिक्र क्या लग जाती है, मेरा क्या बनेगा, आई बी फॉर गिवन, क्या मेरा रब मुझे माफ कर देगा। बस ये है वो सोच जो हर अगले पारे पे कई लोगों को दुखी करेगी, हो सकता है अभी भी हमें कर रही हो। तिलावत सुनते ही नायतों की और देखेंगे कि इसमें हमारे लिए क्या मैसेज है। बिल्कुल इस वक्त आप लफ्जों पे फोकस करते हुए सुने और अल्लाह से ये दुआ करें कि अल्लाह मुझे पाक कर दे मेरे गुनाहों से। बल्कि कोई गुनाह याद करें और उस पर सच्चे दिल से इस वक्त भी तौबा करें, کیونکہ قرآن کی محفل میں اللہ کے حکم سے دعائیں قبول ہوتی ہیں. آواز اچھی نہیں ہے, آواز اچھی نہیں ہے. کیا لگتا ہے کہ اللہ تعالیٰ کا معاملہ آپ کے ساتھ کیسا ہے؟ آپ وہ دوسرا سناتی ہیں جو ایک اور قبل آئی بھی فارگیون, بس اس کا شروع کا حصہ سنا دیں جو ان آیتوں پہ. آپ دیکھیں کہ جب اللہ تعالیٰ کے بارے میں سوچیں تو آپ کو رحمت نظر آئے نا, تو یہ اچھے تعلق کی نشانی ہے. اور خوف آئے, اللہ کا نام سن کر ایسے لگے کہ پتہ نہیں کیا ہو جائے گا, تو یہ خطرناک بات ہے کہ اچھے تعلق نہیں ہے. دنیا میں بھی جس کے ساتھ تعلق اچھا ہوتا ہے نا, ہم اس کے بارے میں سوچ کر, اس کو اپنے گھر بلا کر, اس کی دعوت کر کے خوشی محسوس کرتے ہیں. اور اس کا اپوزٹ بھی ہے. تھوڑی آواز اونچی کریں, آواز اونچی کریں.
Thank you.
شریف کو اپنا گناہ یاد کرتے ہیں
اور اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ تو ہمارے لیے توبہ کا دروازہ کھول دے. کبھی بھی مایوس نہیں ہونا چاہیے. اور آپ دیکھیں کہ اللہ تعالیٰ کی ہر صفت جو ہے نا وہ اپنی جگہ خوبصورت ہے. جیسے اس کا ایک کام اچھا ہے اسی طرح اس کا دوسرا بھی اچھا ہے. تو اگر وہ بخشنے پہ آئے تو بخشنے کے لیے بھی قادر ہے, اور اگر وہ پکڑنے پہ آئے تو اس کی پکڑ بھی بہت ہے. اللہ تعالیٰ ہمیں اس کی پکڑ کا ڈر لگا دے. اس کے بعد اب آگے قوموں کے قصے ہیں. سب سے پہلے حضرت ابراہیم علیہ السلام کا قصہ. ہر صورت میں انبیاء کے قصے پڑھتے ہوئے آپ کو ضرور اس چیز کا احساس ہونا چاہیے کہ 4 دن کی زندگی تھی گزار گئے, اور قیامت تک ان کا ذکر خیر باقی رہے گا. اور قوموں نے کتنی کو مستی کی رسولوں کی بات کو جھٹلا کر, لیکن قیامت تک کے لیے دیکھے کہ ان کا ذکر بد قرآن میں آتا رہے گا. فرمایا وَنَبِّهُمْ عَنْ ضَيْفِ إِبْرَاهِيمَ, اے نبی آیت نمبر 51 ہے, وَنَبِّهُمْ عَنْ ضَيْفِ إِبْرَاهِيمَ, اے نبی ان کو ذرا ابراہیم کے مہمانوں کا قصہ سناؤ جب وہ آئے اس کے ہاں. کن کو سنانے کو کہا جا رہا ہے؟ مکہ والوں کو, کیونکہ وہ حضرت ابراہیم سے تعلق تو بڑا جوڑتے تھے لیکن ان کے عقائد جو تھے وہ ان سے فرق ہو چکے تھے. کیا کہا انہوں نے؟ فَقَالُوا سَلَامًا قَالَ إِنَّا مِنْكُمْ وَجِلُونَ, انہوں نے کہا سلام ہو تم پر, تو اس نے کہا ہمیں تم سے ڈر لگتا ہے. انہوں نے جواب دیا ڈرو نہیں, ہم تمہیں ایک بڑے سیانے لڑکے کی بشارت دیتے ہیں. ابراہیم نے کہا کیا تم اس بڑھاپے میں مجھے اولاد کی خوشخبری دیتے ہو؟ ذرا سوچو تو صحیح, یہ کیسی بشارت تم مجھ کو دے رہے ہو؟ انہوں نے جواب دیا ہم تمہیں برحق بشارت دے رہے ہیں, تم مایوس نہ ہو. حضرت ابراہیم علیہ السلام نے کہا اپنے رب کی رحمت سے مایوس تو گمراہ لوگ ہی ہوا کرتے ہیں. اس کو ہائی لائٹ کیجیے گا, یہ وہی جملہ جس کو اردو میں ہم کہتے ہیں مایوسی کفر ہے. آپ دیکھیے کہ بڑے سے بڑا گناہ ہو چکا ہو یا بڑی سے بڑی آفت ٹوٹ پڑی ہو, بڑی سے بڑی مجبوری مشکل آ چکی ہو, کبھی مایوس نہ ہو. ہمیشہ مایوس کون ہوگا؟ مایوس کون ہوتا ہے؟ جس کا ایمان کمزور ہے. اور اگر اللہ کو ان اللہ علی کل شیء قدیر سمجھتے ہیں تو پھر آپ کبھی بھی مایوس نہیں ہو سکیں گے. پھر ابراہیم علیہ السلام نے پوچھا اے اللہ کے بھیجے ہوئے, وہ مہم کیا ہے جس پر آپ حضرات تشریف لائے؟ وہ بولے ہم ایک مجرم قوم کی طرف بھیجے گئے, قوم لوط کی طرف اشارہ ہے, پیچھے یہ واقعہ گزر چکا ہے. الا آل لوطن, ہاں مگر لوط کے گھر والوں کو اس سے بچا لیا جائے گا, سوائے اس کی بیوی کے جس کے لیے اللہ فرماتا ہے کہ ہم نے مقدر کر دیا کہ وہ پیچھے رہ جانے والوں میں شامل رہے گی. پھر جب یہ بھیجے ہوئے حضرت لوط علیہ السلام کے گھر پہنچے تو اس نے کہا آپ لوگ اجنبی محسوس ہوتے ہو, آپ لوگ اجنبی معلوم ہوتے ہو؟ انہوں نے جواب دیا نہیں, بلکہ ہم وہی چیز لے کر آئے ہیں جس کے آنے میں یہ لوگ شک کر رہے تھے, یعنی عذاب. ہم تم سے سچ کہتے ہیں, ہم حق کے ساتھ تمہارے پاس آئے ہیں, بس اب تم کچھ رات رہے اپنے گھر والوں کو لے کر نکل جاؤ اور خود ان کے پیچھے پیچھے چلو. دیکھیے یہ اللہ کی مدد تھی انبیاء کرام کے ساتھ اور حق والوں کے ساتھ کہ جب کسی جگہ کوئی عذاب آنا ہوتا, کوئی زلزلہ, کوئی طوفان, کوئی ایسی چیز, تو اللہ تعالیٰ نیک لوگوں کو وہاں سے نکال دیتا تھا. آپ اور میں آج کسی آسمانی آفت کو عذاب تو نہیں کہہ سکتے, لیکن ایک دعا آپ کر سکتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم بھی مانگا کرتے تھے کہ اللہم لا تقتلنی بغضبک, کہ اللہ مجھے اپنے غضب کے ساتھ قتل نہ کرنا, ولا تہلکنی بعذابک, اور مجھے اپنے عذاب سے ہلاک نہ کرنا, وعافنی قبل ذالک, اور مجھے اس کے آنے سے پہلے عافیت دے دے. یعنی اللہ اگر کسی ملک کسی شہر میں کوئی زلزلہ کوئی عذاب کوئی ایسی آفت آنی ہے تو مجھے وہاں سے پہلے سے اٹھا کے لے جا. اور یہ اللہ تعالیٰ اپنے نیک بندوں کو واقعی دکھاتا ہے کہ ان کو پھر وہاں سے وہ نکال دیتا ہے. یہاں یہی بات کہہ دی گئی کہ جو نیک تھے ان کو فکر کرنے کی ضرورت نہیں ہے, آپ لے چلیے اور خود ان کے پیچھے پیچھے چلو. ہاں تم میں سے کوئی پلٹ کر پیچھے نہ دیکھے. یہ کیوں؟ اٹیچمنٹ کی بات ہے. آپ دیکھیے جب آپ کسی کو پکڑ کا اللہ کی پکڑ کا شکار ہوتے دیکھتے ہیں نا تو آپ کا دل دکھتا ہے, آپ کا دل کٹتا ہے. تو اللہ تعالیٰ کہتے ہیں ڈیٹیچ کر لو. یعنی ان کی بیوی چونکہ اپنی قوم کو تباہ ہوتا دیکھنا نہیں چاہ رہی تھی تو وہ بھی پیچھے رہ گئی. تو اس سے کیا بات پتہ چلتی ہے جو میرے آپ کے لیے اس وقت عمل کی ہو سکتی ہے کہ جو چیزیں چھوڑ دی ہیں نا اللہ کے حکم سے اللہ کو راضی کرنے کے لیے, اب اس کی طرف پلٹ کے نہ دیکھیں. کچھ لوگ کہتے ہیں اچھا وہ چیز اچھا پھر چھپا دیں, اچھا اندر رکھ لیں, ہائے پھر ایک سال بعد پھر کھول کے دیکھیں گے پھر یاد ہے ہم کتنے اچھے لگتے تھے, ہم کیا سنتے تھے, کیا دیکھتے تھے. کوئی چیز جو آپ کو اللہ سے دور کرتی ہے اس کو پھینک کے پورا پھینک دیں. आप यहाँ से उतार के वहां फेंक रखेंगे ना, कुछ अरसे बाद फिर ईमान ठंडा होगा तो फिर दोबारा उसको पकड़ के सजाने लग जाएंगे। तो अटैचमेंट नहीं होनी चाहिए खराबी से और खराब चीजों से। हर वो जगह जहां जाकर आपको अपना माजी याद आ जाए, जहां जिन लोगों से मिलकर आप दोबारा फिर अपने आप को आपे से बाहर होता हुआ महसूस करें, आप उन लोगों को, उन जगहों को छोड़ दें। क्योंकि आपको याद होगा वो वाकया कि जब एक शख्स से 100 कत्ल हो गए तो जिस शख्स ने उनको इलाज बताया था उसमें इलाज की एक शर्त क्या भी थी कि इस बस्ती को छोड़ दो। क्योंकि जब इंसान कहीं बुरा मशहूर हो जाता है ना, वो कहते हैं ना बद से बदनाम बुरा, तो वही कैफियत हो जाती है। फिर लोग ऐसी जगहों पे अच्छा बनना भी चाहें तो लोग ही नहीं आने देते, कहते तुम वही हो ना जिसको हमारे यहाँ कहते हैं 900 चूहे खाकर बिल्ली हज को गई। अब वो बिल्ली बेचारी क्या हज करेगी, लेकिन आप नेक बनना भी चाहेंगे ना तो कुछ लोग जो शुरू से आपको जानते हैं ना वो आपको भी नेक बनने नहीं देना चाहते। तो कहा कि आप उनकी तरफ पीछे मुड़ के ना देखें, कहीं आप उन पर तरस भी ना आ जाए। और कितना संगीन था अपनी कौम को खुद तबाह होता देखना। फरमाया बस सीधे चले जाओ जिधर जाने का हुक्म तुमको दिया जाता है। इसे हमने इतना फैसला पहुंचा दिया कि सुबह होते हुए इन लोगों की जड़ काट दी जाएगी। इतने में शहर के लोग खुशी के मारे बेताब होकर लूत के घर चढ़ आए। ये है नशा गुनाह का। याद रखिए कि गुनाहों का भी एक नशा होता है। ये तो ऐसी गंदगी है कि जो वाकई लोगों को फिर बिल्कुल बेकाबू कर देती है। लूत अलैहिस्सलाम ने कहा, भाइयों, यानी अब देखिए लूत की सिचुएशन देखिए, कह रहे आए मेहमानों को लोग रुसवा कर रहे हैं, और लूत अलैहिस्सलाम क्या फरमाते हैं, देखो मेरे मेहमानों के सामने मुझे शर्मिंदा ना करो, देखो ये मेरे मेहमान हैं, मेरी फजीहत ना करो, अल्लाह से डरो, मुझे रुसवा ना करो। वो बोले कि हम बारहा तुम्हें मना नहीं कर चुके कि दुनिया भर के ठेकेदार ना बनो। लूत अलैहिस्सलाम ने आजिज होकर कहा, अगर तुम्हें कुछ करना ही है तो ये मेरी बेटियां मौजूद हैं, यानी तुम्हारी बीवियां हैं, तुम अपने फितरी ख्वाहिश को पूरा करो, तुम इस तरह के काम क्यों करते हो। लेकिन आप देखिए जरा जुमला कितना काबिले गौर है, ला अमरु का, आपकी उम्र की कसम। किसकी उम्र की? नबी सल्लल्लाहु अलैहि वसल्लम की। पीछे आपने पढ़ा था तेरे रब की कसम, सूरत निसा में हमने पढ़ा था, यहाँ क्या गया, ला अमरु का, इन्नहुम लफी सकरतिहिम या महून, तेरी जान की कसम ए नबी, इस वक्त इन पर एक नशा सा छाया हुआ था जिसमें वापस से बाहर हुए जाते थे। आज भी जब कोई गुनाह के नशे में चूर होना, उस वक्त नसीहत ना करें, चाहे वो शराब का नशा ना हो, चाहे गाने का नशा है, झूठ का नशा है, दोस्तों के साथ जाने का नशा है। बाद में लोग अपने बच्चों को मना करना चाहते हैं, बच्चे मना नहीं होते, फिर वो रोकते हैं, वो नहीं सुनेंगे। इस वक्त तो वो पता नहीं किस दुनिया में रहते हैं। तो लिहाजा नसीहत का एक वक्त होता है। जब कोई एक नशे में तो आपकी बात कहाँ सुनेगा। बस वह सोए बंदे को जाके लोग नसीहतें कर, उठो नमाज पढ़ो, जल्दी करो, ये करो, वो करो, वो तो सोया हुआ है, पहले उसको बेदार कीजिए। और मैं पूरे यकीन से ये जुमला बोलने लगी हूँ, आज का वक्त जो आज की सोसाइटी है ना, लोग सोए हुए हैं। मेरी आपकी तबलीग कोई फायदा नहीं देगी उनको, नमाज पे दर्ज दे आए, पर्दे पे दे दें, सूद पे दे दें, कोई फायदा नहीं होगा। पहले उनको जगाइए, और जागने के लिए ये किताब काफी है, जगाने वाली चीज ये किताब है। आप लोगों की जिंदगी में इस किताब की आवाज लाएं, फिर गुना छुटेंगे। वरना आप सिर्फ यहाँ से एक हुक्म सुन के गए, घर जाके फोन पे बताएं, तुम्हें पता है कितना बड़ा गुना है, वो कहे कि बंद करो फोन, मैं तुम्हारी बात नहीं सुनती, पता नहीं किधर जा रही हो, मुझे ना बताओ। कभी इस पारे के अंदर जो आपने डोंट सुने, कोई हराम बात सुनी, किसी अपनी ऐसी दोस्त से मत शेयर करें जो कुरान नहीं सुन रही इस वक्त आपके साथ, प्लीज। ये मेरी आपको रिक्वेस्ट है, हर स्टूडेंट को हमेशा यही नसीहत करती हूँ कि जो बातें सुनते हैं खुद को सुनाएं, अभी ये भी दूसरों को सुनाने वाली नहीं। हाँ, दूसरों को बस एक पैगाम दें, मेरे साथ चलो, इस जगह बैठकर कुरान खोलकर इतने गैर जानिबदाराना तरीके से हम कुरान पढ़ रहे हैं कि आपने 14 पारों में ना कभी आलिम का नाम सुना, ना इमाम का सुना, ना मुफ्ती का सुना, ना इदारे का सुना, ना किसी इंसान का सुना, या कुरान है या नबी की हदीस है, किसी इमाम तक का नाम नहीं सुना। इससे ज्यादा कोई गैर जानिबदारी से कुरान कैसे पढ़ेगा। मैं तो कहती हूँ आप नॉन मुस्लिम फ्रेंड्स को ले आए जिनको उर्दू आती है, मुझे पूरा कॉन्फिडेंस है कि कभी वो यहाँ से वो गुस्से में उठ के नहीं जाएंगी कि ये आपकी उस्ताद क्या पढ़ा रही थी, क्योंकि मैं अल्लाह का कुरान पढ़ा रही हूँ। लोगों को सिर्फ आज के दौर में एक काम की रग़बत दिलाएं कि खुद कुरान पढ़ो। कम टू द रियल रिसोर्सेज, बैक टू द बेसिक्स का दावा है ना, आज आप भी ये लगाइए। यहाँ से उठ के बातें ना बाहर दें, ये हराम, ये हलाल, ये गुना, कोई अच्छी हो तो सुना दें, रग़बत दिला दें, दिल के सुकून की बात कर दें, लोगों को बताएं कि कुरान कितना अच्छी बातें बताता है, ये बताएं, मोटिवेट करें, कुरान की मोहब्बत दें। लेकिन यहाँ के डूज एंड डोंट्स बताने की आपको इजाजत ही नहीं है, کیونکہ میرا آپ کا کام نہیں ہے. اللہ کی کتاب خود بتائے تو اچھی لگتی ہے, ہم اپنے لفظوں میں بتاتے ہیں مزہ ہی نہیں آتا اور لوگ کہیں گے یہ آپ کی باتیں. تو لہٰذا آپ دیکھیے اللہ کہہ رہے ہیں ان کے اوپر نشہ چڑھا ہوا تھا جس پر واپس سے باہر ہوئے جاتے تھے. آخر کار پو پھٹتے ہی ایک زبردست دھماکے نے ان کو آ لیا. ہم نے اس بستی کو تلپٹ کر کے رکھ دیا اور ان پر پکی ہوئی مٹی کے پتھروں کی بارش برسا دی. کیا وہ وقت ہوگا سوچیے جب قوم ڈوبی ہوگی. اس واقعے میں بڑی نشانیاں ہیں ان لوگوں کے لیے جو صاحب فراست ہیں, اور وہ علاقہ جہاں پر ان پر یہ عذاب آیا تھا وہ تو سیدھی راہ پر ہے, یعنی تم سے کوئی دور جگہ بھی نہیں. وہ جگہ جہاں یہ واقعہ پیش آیا تھا گزرگاہ عام پر واقع ہے, اور اس میں سامان عبرت ہے ان لوگوں کے لیے جو صاحب ایمان ہے. کیا ہے ان کے اوپر عبرت کی بات؟ آپ کو پتا ہے کہ قوم لوط جو تھی اس کو جہاں دفن کیا گیا تھا اس کو آج ڈیڈ سی کہتے ہیں, بحر مردار کا جنوبی حصہ تھا. اس کی تاریخ پڑھ کے دیکھیے, کہتے ہیں وہاں ایک ہولناک زلزلہ آیا تھا, پھر یہ بنا سیدوم نام کی بستی وہاں موجود تھی, اور آج بھی کھنڈروں کے اندر جب انہوں نے جب آج بھی کھدائی کی گئی ہے تو وہاں ایسی جگہ ملی ہے کہ پانی میں ڈوبے ہوئے شہر تھے. اور آپ دیکھیے لوتیت یعنی ہوموسیکشوالٹی کا جرم, عام قوموں پہ ایک ایک عذاب آیا نا, کسی کے اوپر سیلاب آ گیا تو کسی کے اوپر بجلی گرائے گی. قوم لوط پہ چار عذاب آئے تھے, یہاں پہ ایک سن رہے ہیں دوسری جگہ دوسرا سنیں گے. چاروں کو جمع کریں, پہلی بات ہے کہ ان کو الٹایا گیا تھا, جیسے ہم بیٹھے ہیں اللہ نہ کرے اللہ کی پکڑ آئے نا, تو جبرائیل نے اپنے پر کو ایسے نیچے ان کو ڈال کر نا اوپر جا کر, جیسے چھاج میں آپ گندم ڈال کے اس کو اوپر جا کے اچھالتے ہیں نا, اوپر جا کر تو ان کو پورے کا پورا اپ سائڈ ڈاؤن کر دیا تھا, یعنی چھت نیچے اور نیچے کا اوپر آ گیا. پھر دوسرا عذاب ان پر آیا تھا, پتھروں کی بارش ہوئی تھی, اسٹونی رین ہوئی تھی, وہ ایسے بلٹ کی طرح ان کے اوپر جاتی تھی. پھر تیسری چیز ہے کہ آگ کے پتھر تھے, پتھر جو ٹھنڈے نہیں تھے ان کے اندر آگ بھی تھی, اور ساتھ ہی ساتھ ان کے اوپر زلزلہ بھی آیا, اور اس کے بعد مرنے کے بعد ان کی لاشیں پانی میں ایسی ڈوبی. آج بھی سمندر میں زندگی نہیں ہے, اتنا نمک ہے, کہتے ہیں جو مچھلی اس میں جاتی وہ مر جاتی ہے, گرم اتنا ہے ڈیڈ اوشن کہ اگر اس میں آپ انڈا رکھ دیں تو وہ چند منٹ میں ابل جاتا ہے. سوچیے اللہ کو کتنا غصہ آتا ہے اس خلاف فطرت کام کرنے والے لوگوں پہ. اللہ تعالی ہم سب کو اس کی ہدایت دے دے کہ ہم ایسی تمام چیزوں سے خود بھی بچیں اور دوسروں کو بھی بچانے والے بن جائیں. اب آگے ایک اور قوم کا تذکرہ ہے, فرمایا وَإِن كَانَ أَصْحَابُ الْأَيْكَةِ لَظَالِمِينَ فَانْتَقَمْنَا مِنْهُمْ, اور ایکا والے ظالم تھے, ایکا جنگل کو کہتے ہیں, بڑی گھنے جنگل تھے جہاں یہ قوم تھی, دیکھ لو ہم نے ان سے بھی انتقام لیا. اور ان دونوں قوموں کے جڑے ہوئے علاقے کھلے راستے پر واقع ہیں, ہجر کے لوگ بھی رسولوں کی تکذیب کر چکے, ہم نے اپنی آیتیں ان کے پاس بھیجی, اپنی نشانیاں ان کو دکھائیں, مگر وہ سب کو نظر انداز ہی کرتے رہے. یہ نوٹ کیجئے, ہر دور میں اللہ تعالیٰ قوموں کو نشانیاں اور آیتیں, ہماری آیت نشانیاں یہ آیتیں ہیں, کہا جب لوگ ان نشانیوں کو اور ان آیتوں کو نظر انداز کرتے رہتے ہیں تو اللہ تعالیٰ ان پر اپنا پکڑ کرتے ہیں. اور دیا کیا کچھ تھا اللہ نے اس قوم کو, یہ ذرا قوم سمود کا بھی حال سنیے. وہ پہاڑ تراش تراش کر مکان بناتے تھے, کیسے بناتے تھے؟ اللہ نے ان کے یہ ناخن جو تھے نا یہ پیتل کے کہتے ہیں بنا دیے تھے. عمریں بڑی لمبی تھی اس قوم کی, کئی کئی سو سال جیتے تھے. اب جو مٹی چونے کے گھر تھے نا وہ تو چند سال میں گر جاتے, تو پھر یہ مشکل میں پڑتے, تو اللہ نے ان کے ہاتھوں میں طاقت دے دی کہ پہاڑوں کو کاف کرتے, جیسے انگریٹ نہیں کہ انگریوینگ ہوتی ہے, ایسے کھرچ کھرچ کے گھر بناتے, آمینین اپنی جگہ بالکل بے خوف اور بے مطمئن ہو کر رہتے تھے. یعنی ان کے گھر بھی اللہ نے اتنے مضبوط بنا دیے, لیکن یہ نہیں گھروں میں کھو کے رہ گئے. اور ان گھروں میں جب یہ کھوئے تو اللہ نے کیا کیا, فحضت ہم مسیحت مسبحین, آخر کار ایک زبردست دھماکے نے ان کو صبح ہوتے ہی آ لیا اور ان کی کمائی ان کے کچھ کام نہ سکی. یہ ہے اصل میں میرے آپ کے سوچنے کی باتیں کہ اللہ تعالیٰ بتاتے ہیں کہ جب قوموں کے اوپر اللہ کی پکڑ آتی ہے ان کی ترقی بھی ان کو کوئی فائدہ نہیں دیتی. یہ ہائی رائز اور کیا کیا بڑے بڑے آپ دیکھیں بلڈنگز بنائی جاتی ہیں, ایک زلزلہ آتے سب گر جاتی ہیں. تو اللہ تعالیٰ کی پکڑ سے صرف وہی بچتا ہے جس کو اللہ تعالیٰ بچا دے. اب یہ قوموں کے تذکرے کرنے کے بعد مقصد حیات بیان کیا جا رہا ہے. اللہ تعالیٰ فرماتے ہیں وما خلقنا السماوات والارض وما بینهما الا بالحق, ہم نے زمین و آسمان کو اور اس کے اندر موجود چیزوں کو حق کے سوا کسی اور بنیاد پر پیدا نہیں کیا, اور فیصلے کی گھڑی یقیناً آنے والی ہے, پس اے محمد صلی اللہ علیہ وسلم آپ ان لوگوں کی بےہودگیوں پر شریفانہ درگزر سے کام لو, یقیناً تمہارا رب سب کا خالق ہے اور سب کچھ جانتا ہے. یہ بھی اہم آیت, اس کو ہائی لائٹ کیجیے گا, اس کے خاص طور پہ یہ الفاظ فَفْسَحِ الصَّفْحَ الْجَمِيلَ, کہ آپ ان سے خوبصورت طریقے سے درگزر کیجئے. کیا بتایا اس میں کہ جو لوگ نبیوں کی بات نہیں سنتے، غیر سنجیدہ ہوتے ہیں، آپ ان کو اوور لک کیجئے، جانے دیجئے. آپ دیکھیے کہ جب دین کی طرف کچھ لوگ آتے ہیں نا، مثلاً دورہ قرآن ایک بہت کوئک جرنی ہوتی ہے، اس میں ہر سوال کا جواب بھی نہیں ملتا. مجھے اس چیز کا پورا اچھی طرح اندازہ ہے، اور نہ مقصد بھی اس کا یہ ہے کہ آپ کو ہر سوال کا جواب دیا جائے. لیکن کچھ لوگ جو بہت فرسٹ ٹائم قرآن سننے آتے ہیں نا، پھر وہ جب آتے ہیں تو پریشان ہوتے ہیں، کہتے اٹس ٹو مچ، پھر میں یہ سب کچھ تو نہیں کر سکتی. اور بعض دفعہ کچھ دیندار نہ سمجھی کی وجہ سے، اللہ تعالیٰ مجھے آپ کو اور ان کو سب کو ہدایت دے، کچھ لوگوں کے ساتھ سختی برتنے لگتے ہیں. تو ان آیتوں میں کچھ سبق ہیں جو ہم سب کے لیے ہیں، ایون آپ جو سننے آتے ہیں ان کے بھی سبق ہیں، کہ یہاں سے آپ نکل کر باہر جا کے لوگوں کو غلط فتوے نہ دیں اور ان کو مایوس نہ کریں. اللہ تعالیٰ اپنے نبی کے ذریعے مجھے آپ کو یہ کہتے ہیں کہ جو آتے ہیں نا، آپ ان پہ فوکس کریں، آپ ان کی تربیت کریں، آپ ان کا تزکیہ کریں. اور جو نہیں آتے، جن کو آپ کی محفل سے کوئی دلچسپی نہیں ہے، جن کی کچھ مصروفیات ایسی ہیں، تو آپ ان کو چھوڑ دیجئے ان کے حال پہ. کیوں؟ سفل جمیل. کیوں؟ آپ دیکھیے کہ جب میں آپ کو پڑھا رہی ہوں اس وقت، اگر اس وقت میری پورا فوکس پڑھانے پہ نہ ہو، میں سوچوں کون آیا کون نہیں. میں اکثر ان ساتھیوں کو کہتی ہوں بعد میں کہ اس ہال میں جب آتے ہیں مجھے وہ بھی نہیں نظر آتے چہرہ ٹھیک طرح، یا یعنی مجھے نہیں لگتا کون آیا کون نہیں آیا، حالانکہ میں آپ سب کو دیکھ رہی ہوں، لیکن مجھے یاد بھی نہیں ہوتا. میں اپنا اتنا فوکس ہوتی ہوں اس چیز میں، کسی سے پوچھوں گی اچھا آپ آئی تھی، وہ کہتی ہم ایسے ادھر بیٹھی ہوئی تھی، نہیں تو بچوں رہتی. اگر میں سب کا سوچنے لگ جاؤں آج وہ کدھر ہے وہ کدھر ہے، تو آپ بتائیے کیا یہ پارا اپنے وقت پہ پورا ہو سکتا ہے؟ جو نہیں آتے ان کے لیے دعا کیجیے، جو موجود ہیں آپ اور میں بھی. اب آپ اس طرح آپ بھی تو کریں نا، میری دوست کیوں نہیں آئی، کہتی تھی آؤں گی، لیٹ میں اس کو میسج کر لوں، اچھا ذرا فون کروں چپکے سے پوچھوں کدھر. آپ بتائیں وہ تو نہ آ کے محروم ہوئی نا. آپ یہاں بیٹھ کے آپ اتنی دیر میں ہو سکتا ہے آپ 10 آیتوں سے محروم ہو جائیں. جب اس ہال میں آ جائیں سب بات، صرف دل اور دماغ کھلا رکھیں، قرآن کھلا ہو، ہاتھ لکھیں، آنکھیں دیکھیں، کان سنیں اور دل سوچیں اور درد پیدا کریں، پھر آپ کو فائدہ ہوگا. پھر بعض جب آپ دیکھیے کچھ نئے نئے لوگ آتے ہیں نا، اب وہ نئے لوگ بےچارے آتے ہیں وہ بہت ڈرے ہوتے ہیں، تو اللہ تعالیٰ کہتے ہیں اگلی آیتوں میں، بہت ہی خوبصورت آیتیں ہیں، ایک ایک لفظ کے اوپر غور کرنے کو دل چاہتا ہے اگر وقت ہمیں اجازت دے. فرمائے وَلَقَدْ آتَيْنَا كَسَبًا مِنَ الْمَثَانِي، ہم نے آپ کو 7 ایسی آیتیں دے رکھی ہیں. کون سی اشارہ ہے؟ سورت فاتحہ کی طرف. سب المثانی اس کو کیوں کہتے ہیں؟ کیونکہ بار بار پڑھی جاتی ہیں. یہ وہ آیتیں جو بار بار دہرائی جانے کے لائق ہیں. ولا تمدن عینی الا ما متعنا به ازواج منہم، اور آپ کو قرآن عظیم عطا کیا گیا، تم اس متاع دنیا کی طرف آنکھ اٹھا کر بھی نہ دیکھو جو ہم نے ان میں سے مختلف قسم کے لوگوں کو دے رکھی ہیں، اور نہ ان کے حال پر اپنا دل کڑھاؤ، انہیں چھوڑ کر ایمان لانے والوں کی طرف جھکو، اور نہ ماننے والوں سے کہہ دو کہ میں تو صاف صاف تنبیہ کرنے والا ہوں. یہ اسی طرح کا ڈراوا ہے جیسے ہم نے ان فرقہ ڈالنے والوں کی طرف بھیجا جنہوں نے اپنے قرآن کو ٹکڑے ٹکڑے کر دیا، تو قسم ہے تیرے رب کی ہم ضرور ان سب سے پوچھیں گے کہ تم کیا کرتے رہے ہو. اب یہ ساری آیتیں آپ کو مجھے بہت کچھ سکھا رہی ہیں. پہلی بات دیکھیے کہ حدیث کا خلاصہ ہے کہ جس کو قرآن کی دولت مل گئی، اس کے باوجود بھی وہ کسی دوسرے کی کوئی دنیا کی چیز دیکھ کر حسد یا رشک یا حسرت والی نظر ڈالے، تو اس نے قرآن کی ناقدری کی. آپ کو اللہ نے کیا دیا؟ قرآن. لوگوں کو کیا دیا؟ کپڑے، جوتے، شاپنگ. آپ نے 3 گھنٹے میں پارا سنا، انہوں نے عید کا جوتا خریدا، مت دیکھیے ان کا جوتا. انہوں نے ان 3 گھنٹوں میں چوڑیاں خرید لی، مت تعریف کیجیے ان چوڑیوں کی. کیا کوئی لے گا اس کو چھوڑ کر؟ اللہ تعالیٰ بتاتے ہیں کہ یہ قرآن جس کو مل جائے، یہ تو دنیا کی ہر چیز سے ویسی بندے کو بے نیاز کر دیتا ہے. کیا آپ کو فیل ہوتا ہے کہ ایک دولت ہے؟ کیا آپ کو لگتا ہے کہ یہاں آ کے آپ کے یہ جو 3 گھنٹے لگتے ہیں، یہ آپ کا وقت باقی جگہ ضائع ہو جاتا ہے؟ کئی کام آپ کے نہیں ہوں گے، چونکہ دورہ قرآن جو کر رہی تھی، ہر غم کا علاج کے میاں صاحب کو شام کو پوچھے افطاری نہیں بنائی، دورہ قرآن جو کر رہی ہوں، ایسی قربانیاں تو نہیں ان سے دلا رہے؟ نہیں، اپنے سونے سے قربانی لیں، اپنی سستی سے قربانی لیں، پھر آپ دیکھیں گے کہ آپ کو فائدہ ہوگا. تو بڑا خوبصورت عمل ہے. ان آیتوں کی تفسیر بڑی پیاری ہوتی ہے. جب بھی ہم ان آیتوں پہ بات کریں تو بہت سارے تربیت کے نسخے ہیں جو دین کا کام کرنے والوں کو ملتے ہیں، اور اس میں پھر تفرقے کی بھی بات ہوئی ہے. حقیقت ہے کہ جب کوئی قوم اللہ کی کتاب کے ٹکڑے کر لے، حصے بکھرے، کیا ہے یہ پنج سورہ ہے؟ اب مجھے کسی نے بتایا کہ 10 سورہ بھی نکل آیا ہے، کیونکہ عموماً جو پنج سورہ ہوتا تھا نا اس میں سورت ملک نہیں ہوتی، سورہ واقعہ شاید ہوتی ہے یا نہیں ہوتی، تو اب وہ ڈال کر لوگوں نے 10 کر دی. آپ بتائیے کہ اگر ٹکڑوں میں قرآن پڑھنا ہی کافی ہوتا تو یہ دورہ قرآن کی کیا ضرورت تھی؟ ہر سورت اپنی جگہ خوبصورت ہے، پورا قرآن پڑھے، اس کے اندر سورہ واقعہ بھی پڑھے، سورت جاسین بھی پڑھے، سورت مزمل بھی پڑھے، سورت مدثر بھی پڑھیے. کیا کوئی ماں اپنے چند بچوں سے پیار کرے گی باقیوں کو چھوڑ دے گی؟ آپ باقی بہن بھائیوں کو چھوڑ کر صرف ایک دو بہن بھائی سے پیار کریں گے؟ نہیں، پورا قرآن پیارا ہے. مجھے تو ہر پارا پڑھتے پڑھاتے ہوئے لگتا ہے یہ سب سے پیارا پارا. تو اللہ کا قرآن ٹکڑوں میں نہ بانٹے. جب ہم ٹکڑوں میں بانٹتے ہیں نا تو ہوتا پتہ کیا، باقی قرآن تو پڑھا ہی نہیں جاتا پورا سال، صرف رمضان کے رمضان کھلتا ہے. دوسری بات ہے وہ احکامات اور وہ باتیں جو پورے جگہوں پہ آتی ہیں وہ ہمیں نہیں ملتی. پھر تیسری بات ایک اور جو آپ سب آج پڑھے لکھے ذہن سے سوچیں تو دیکھیں گے، کسی بھی چیز کی حقیقت کب پتہ چلتی ہے؟ جب آپ اس کو اے ٹو زی سمجھیں. آپ اپنے بچے کو اے بی سی سکھائیں تو وہ کہتا میں نے بی نہیں سیکھنا، سی از اوکے، ڈی ٹھیک ہے، جے مجھے نہیں چاہیے، این نکال دو، کے از ناٹ گڈ، اور پی بہت اچھا ہے کیونکہ اس سے پیزا شروع ہوتا ہے، اور سی بھی اچھا ہے چکن شروع ہوتا ہے. اب مجھے پتا ٹوٹی پوٹی اے بی سی کے ساتھ آپ اپنے بچے کو کیا سکھائیں گے؟ امریکہ والے انگلش سکھا لیں گے اور نارویجین والے نارویجین سکھا لیں گے. تین لفظ ہی فرق ہے نا آپ کی انگلش سے، تو اس کی وجہ سے اتنی مشکل ہو گئی آپ کی انگلش. نہ وہ تین لفظ ہوتے ہیں شاید ہم جیسے بھی نارویجین بول لیتے ہیں، ہے نا؟ پوری اے بی سی الف بات آپ میں سے چار لفظ نکال دیں تو کیا آپ پوری اردو پڑھ سکتے ہیں؟ سیدھی سی بات ہے. تو نیت کیجئے پورا قرآن سیکھنا ہے، پورے کو پڑھوں گی، اے ٹو زی پڑھوں گی، اور جو ترتیب اللہ نے دی وہی خوبصورت ہے. آپ دیکھیں گے اتنے خوبصورت طریقے سے قرآن کے مضامین بدلتے ہیں کہ میں خود حیران ہو جاتی ہوں کہ کس طرح اللہ تعالیٰ نئے آنے والوں کا سہارا بناتے ہیں. شروع شروع میں ایسی باتیں ہوتی ہیں جس کو پڑھ کر اپنی فکر لگ جاتی ہے، پھر آہستہ آہستہ ہوتے ہوتے دل میں رچتی ہیں باتیں، اور ایک وقت آتا ہے کہ تبدیلی آتی ہے. کبھی جلدی نہ کریں، کوئی نیا نیا دین پہ آ رہا ہے اس کو رخصت دیجیے، وقفت جناح کا، کندھے جھکا کے رکھیں. آپ ان کو مت دیکھیں کہ ابھی ان کے کپڑے کیسے ہیں، ابھی ان کا حال حلیا کیسا ہے. ابھی وہ کچھ لوگ کہتے ہیں نا فلاں کی کو تبلیغ کی بس اتنا زور لگایا کہ اس کی داڑھی نکلے گی تو اس کو چھوڑوں گا. یقین کریں کچھ لوگ اتنے ہیپ ہیزر تبلیغ کرتے ہیں، اتنی تبلیغ کی داڑھی اس نے رکھی نہیں، پھر کیسے رکھے وہ بھی 9 سال کا بچہ، یہ آپ کیسے اس کے پیچھے نماز پڑھیں؟ ایک ایسی بات تھی تو کہا اس کے پیچھے کیسے پڑھ سکتے ہیں، اس کی تو داڑھی نہیں ہوگی بھی. تو اس نے کہا میری تو بھی داڑھی کی عمر ہی نہیں آئی. تو آپ مجھے بتائیے تبدیلی ایک دم نہیں آتی، لوگوں کو رخصت دیجئے، خود اپنے لیے سختی رکھیں لیکن دوسروں کو ریلیکسیشن دیں. پہلے سے اچھے ہو رہے ہیں، دیکھو بہتر ہو رہے ہیں، دیکھو پہلے سے اور اچھے ہو گئے، اب اور اچھے ہو گئے. انشاءاللہ آپ دیکھیں گے کہ جب آپ لوگوں کے عمل کو نہ دیکھیں، اور یاد رکھیے لوگوں کے عمل کبھی نہ دیکھیں، ان کے علم کو دیکھیں. علم آیا کہ نہیں، علم لے رہے ہیں کہ نہیں؟ آپ یہاں بیٹھ کر علم لے رہے ہیں، دیٹس اٹ، یہی انف ہے. آپ عمل کر رہے ہیں کہ نہیں کر رہے، یہ آپ کا اور آپ کے رب کا معاملہ ہے. ابھی بہت سفر ہے، آگے جاتے جائیں گے، چلتے جائیں گے، بہتری ہوتی جائے گی. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ حقیقت میں ہمیں اس کتاب کے اوپر عمل کرنے والا بھی بنا دے. اب آخری آیتیں بالکل پارے کی جس میں اللہ اپنے نبی کو تسلیاں دیتے ہیں. فوربک، بس آپ کے رب کی قسم، نوٹ کیا پیچھے آپ کی عمر کی قسم، اب رب کی قسم. اور عموماً قسم کس کی کھائی جاتی ہے؟ جس سے محبت ہوتی ہے. تو فرمایا کیا کرے؟ تو قسم ہے تیرے رب کی ہم ضرور ان سب سے پوچھیں گے کہ تم کیا کرتے رہے ہو. یعنی مجھے آپ کو کسی سے کچھ پوچھنے کی کوئی ضرورت ہی نہیں ہے. ضرورت اس بات کی ہے کہ میں اور آپ اللہ کے حکم سناتے رہیں، اللہ خود بندوں سے پوچھے. اور یاد رکھیے کہ ہدایت کا پہلا قدم انسان کی انا پہ پڑتا ہے. سب سے پہلے تو لوگ ابھی انا کی مشکل سے نکل رہے ہوتے ہیں، باقی قربانیاں دینی تو بہت بڑی لگتی ہیں. پھر فرمائے پس ہے نبی جس چیز کا آپ کو حکم دیا جا رہا ہے اس کو ہاں کے پکارے کہہ دو. جس چیز کا آپ کو حکم دیا جا رہا ہے اس کو ہاں کے پکارے کہہ دو، یعنی کلیئرلی بتاؤ، ہینکی بینکی نہیں کرو، سیدھی سیدھی بات بتا دو. اور شرک کرنے والوں کی ذرا پرواہ نہ کرو، تمہاری طرف سے من مذاق اڑانے والوں کی خبر لینے کے لیے کافی ہے. جو اللہ کے ساتھ کسی اور کو بھی خدا قرار دے ان قریب ان کو معلوم ہو جائے گا. کیا پتہ چلا کہ اللہ تعالیٰ خود پوچھ لے گا، آپ لوگوں کو مت پوچھئے. وَلَقَدْ نَعْلَمُ أَنَّكَ يَضِيقُ صَدْرُكَ بِمَا يَقُولُونَ، بڑی سینٹیمنٹل آیتیں ہیں. ہمیں معلوم ہے جو باتیں یہ لوگ تم پر بناتے ہیں، ان سے تمہارے دل کو سخت کوفت ہوتی ہے. لیکن انسان تھے، نبی تھے لیکن انسان تھے. اب کس کو اچھا لگتا ہے کہ کوئی اس کو دیوانہ کے، مجنو کے، مولوی کے, فنیٹک کے. تو اللہ کہتے مجھے پتا ہے آپ کو دکھ تو ہوتا ہے. مزے کی بات ہے کہ یہ نہیں کہا کہ ہمیں پتا آپ کو غصہ آتا ہے. آج ہم مسلمانوں کو غصہ آتا ہے, دکھ ہونا چاہیے. اگر آپ غصے کے ساتھ تبلیغ کریں گے نا دوسروں کو, تو آپ کی ٹون سخت ہوگی اور جان میں کافر منہ پتہ نہیں کیا کیا فتوے آپ دیں گے. اور اگر آپ کو دکھے گا نا دل, یدی کو صدر کہنا, تو درد ہوگا, نرمی آئے گی, تڑپ آئے گی, آپ رو پڑیں گے لوگوں کے گناہ دیکھ کر, لیکن آپ کو غصہ نہیں آئے گا. تو آج دینداروں کو اپنے غصے کو کنٹرول کرنے کی ضرورت ہے, کیونکہ سٹیئرنگ غلط چلے نا, ذرا سٹیئرنگ کنٹرول سے نکل جائے تو جان چلی جاتی ہے. اس طرح تبلیغ کرتے وقت اگر دائی دین کی زبان سخت ہو جائے, وہ آؤٹ آف کنٹرول ہو جائے نا, تو کئی لوگ اس نام سے پھر دین سے دور ہونے لگتے ہیں. تو اللہ اپنے نبی کو تسلی دے رہا ہے کہ جب بڑا ہی دل دکھتا ہے نا ابو جہل اور عتبہ اور شیبہ اور ربیہ کے کاموں پہ, تو کیا کیا کرے, فسبح بحمد ربک, تو اپنے رب کی تسبیح کر لیا کریں اس کے نام کے ساتھ اور سجدوں میں چلے جائیں, یعنی اپنے رب کی ہم کے ساتھ اس کی تسبیح کرو اور اس کی جناب میں سجدہ بجا لاؤ, اور اس آخری گھڑی تک اپنے رب کی بندگی کرتے رہو جس کا آنا یقینی ہے, اور وہ کیا ہے, موت. یہ ہے اللہ تعالی کا فیصلہ اور حکم. کیا پتہ چل گیا کہ اپنے آپ کو ضائع نہ کرو. آپ دیکھیے اس ایک دائی دین کو صبر سکون کس چیز سے ملتا ہے, اس کا بھی اشارہ مل گیا, اور وہ کیا ہے کہ آپ اللہ کے ساتھ اپنے تعلق کو جوڑیں. ہم لوگوں کے شکوے شروع ہو جاتے ہیں, لوگوں کی برائیاں شروع ہوتے ہیں, تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں عمل کی توفیق عطا فرمائے. بڑی خوبصورت لائف سی صورت تھی, لیکن پھر بھی اس نے بہت وقت لیا. اگلی صورت سے پہلے تھوڑی سی تلاوت سنیں گے, اور پھر انشاءاللہ صورت نحل میں کیا پڑھنے والے ہیں اس کو دیکھیں گے انشاءاللہ. تلاوت سمجھ آتی؟ کتنے لوگوں کو سمجھ آتا؟ اللہ کرے سب کو سمجھ آئے. آپ سب کو دعا دوں گی کہ اگلے سال جب آپ تلاوت سنیں تو آپ کو سمجھ آ رہی ہو انشاءاللہ تعالی. سورت نحل بہت خوبصورت سورت ہے. اس کا ایک اور نام بھی ہے سورت النعم, نعمتوں والی سورت. بالکل اس کو پڑھتے ہوئے ایسے لگتا ہے کہ ٹرین میں بیٹھے ہوئے ونڈو میں سے مختلف مناظر دیکھ رہے ہیں. کبھی آپ نے یورپ میں ود ان یورپ ٹرین میں سفر کیا ہو تو آپ اس صورت کو بہت یاد کریں گے. وہ سب کچھ جو آپ کو باہر دکھتا ہے, کبھی سبزے کی صورت میں, کبھی شیپ کی صورت میں, کبھی پہاڑوں کی صورت میں, وہ سب کچھ آپ کو اس صورت میں دکھے گا. 128 آیتیں ہیں, مکی صورت ہے, 6 مختلف اس کے ٹاپک ہیں. اور یاد رکھیے کہ نحل کہتے ہیں شہد کی مکھی کو, اور اللہ نے مکھی کا فکر کیوں کیا یہ جب آئیں گی آیتیں تو پھر میں اور آپ دیکھیں گے. پہلا ٹاپک آیت نمبر 1 سے 21 تک ہے, جس میں اللہ تعالیٰ نے نزول قرآن کا مقصد بھی بتایا, توحید کی دعوت بھی دی, اور ساتھ ہی ساتھ خالق ہونے کے اور رب ہونے کے دلائل بھی دیے. फिर उसके बाद आयत नंबर 22 से 34 तक दूसरा टॉपिक चलेगा, कुरैश के खिलाफ फर्द जुर्म भी है और कुरैश के जुराइम बयान किए गए। फिर इसकी सब डिवीजन मजीद है, वो आप बाद में खुद देख लीजिएगा। फिर इसी तरह से आयत नंबर 35 से 89 है, मुनकरीन तौहीद और रिसालत और आखरत के एतराजात का रद्द भी है, दलाइल भी हैं और उनको खौफ दिलाया जा रहा है, यानी जो अल्लाह के रसूल को रसूल नहीं मानते थे और आखरत पर एतराज करते थे उनको खौफ दिलाया जा रहा है कि देखो अल्लाह की बात सुनकर अल्लाह के नबी का मजाक ना उड़ाओ। फिर उसके बाद आयत नंबर 90 से लेकर 119 तक अल्लाह के हकूक और बंदों के हकूक, इसमें आप मुख्तलिफ किस्म की सब कैटेगरीज भी इंशाल्लाह देखेंगे। और फिर आयत नंबर 120 से 124 में सब के अहकामात हैं कि क्यों वो दिए गए, और इसी तरह से इब्राहिम अलैहिस्सलाम की सीरत से कुछ झलकियां हैं, और आयत नंबर 125 से 128 में सबर, साबित कदमी, तकवा, हिकमत और एहसान के साथ दावत और तबलीग की हिदायत है। आप नोट करें, अब इन सूरतों में दावत देने के बहुत खूबसूरत तरीके बताए जा रहे हैं। पूरी सूरत का टॉपिक तौहीद और रिसालत और आखरत का मौजू, और इसी तरह अल्लाह को खालिक मानो और मालिक भी मानो, और साथ ही साथ मुसलमानों को सब्र और तकवा के साथ दीन की दावत दूसरों को दिए जाने का हुक्म भी मिलता है। और हकीकत यह है कि ये सारी सूरतें हम सब से इस बात का तकाजा करती हैं कि हम अल्लाह ताला के इस दीन को दूसरों तक फैलाएं। आप देखिए कि जब मैं और आप ये सूरतें पढ़ते हैं ना, तो वाकई हमारे दिल की कैफियत अंदर से नुचड़ी भी होनी चाहिए कि अल्लाह तूने हमें इतना प्यारा कुरान दिया। कई इतने लोग हैं जिन्होंने आज तक इसको देखा भी नहीं, छुआ भी नहीं। कई ऐसे भी होंगे जिन बेचारों को पता ही नहीं है कि ये भी कोई सूरत है, ये भी कोई कुरान है। तो जरा चंद सेकंड तदब्बुर करें, 3-4 सेकंड तो जरूर करें, कि कई लोगों को तो लफ्ज कुरान का पता ही नहीं कि ये कोई मुस्लिम बुक है भी कि नहीं, ये दुनिया में इस कुरान नाम की कोई किताब है और मुझे अल्लाह रोज इसके लिए निकालता है। तो इस पर दिल से शुक्र करें ताकि शुक्रगुजारी पैदा हो, फिर इंशाल्लाह हम सूरत शुरू करते हैं। सूरत का आगाज बड़ा अनयूजल है। आमतौर पे आप देखते हैं कि सूरतों के आगाज में कहीं कुरान की बातें होती हैं या कहीं पे हरूफ मुकत्तात होते हैं, लेकिन ये सूरत एक धमकी से शुरू होती है। अता अम्रुल्लाहि फला तस्ताजिलू, आ गया अल्लाह का हुक्म पस तुम जल्दी ना करो, पाक है वो इससे और बुलंद है जो तुम शिर्क करते हो। मक्का वाले पूरे जोरों शोर से क्यामत का इनकार कर रहे थे, नबी सल्लल्लाहु अलैहि वसल्लम को झुटला रहे थे, और इसी तरह से इसमें अल्लाह ताला ने एक धमकी के अंदाज में कह दिया कि अल्लाह ने जो करना है वो होगा, हिजरत आने वाली है, बदर का मौका आने वाला है, जल्दी ना करो, थोड़ा सा इंतजार करो, तुम्हें लग पता जाएगा कि जिस नबी की तुम नाकदरी करते हो उसकी नाकदरी करना तुम्हें कितने बड़े फितने में मुब्तला करने वाला है। युनज़िलुल मलाइकत बिर्रूहि मिन अम्रिही अला मन यशाउ मिन इबादिही, वो इस रूह को अपने जिस बंदे पर चाहता है, या रूह से मुराद वही है और जिब्राइल भी है, अपने हुक्म से मलाइका के जरिए से नाजिल करता है। यदि नबी सल्लम पर जो वही आती है ये उनका फैसला नहीं बल्कि अल्लाह का हुक्म है। आती क्यों है वही, पैगाम वही क्या है? अनज़िरु अन्नहु ला इलाहा इल्ला अना फत्तकून, फरमा देता है कि इस हिदायत के साथ के लोगों को आगाह कर दो कि मेरे सिवा तुम्हारा कोई माबूद नहीं, बस मुझी से डरो, इसने आसमान और जमीन को हक के साथ पैदा किया, वो बहुत बालाओं बरतर है इस शिर्क से जो ये लोग करते हैं। क्या पता चला कि इस्लाम का और कुरान का बुनियादी नुक्ता क्या है? इंजार। देखिए बास लोग नबी सल्लम की सुन्नतों की जब बात करते हैं ना, तो कहते हैं मिसवाक, दाढ़ी, तेल लगाना, सुरमा लगाना, ये सब भी है, इसमें कोई शक नहीं है, लेकिन जो सुन्नत आपने पूरी जिंदगी नहीं छोड़ी, 40 साल मुस्तकिल जिस सुन्नत पे अमल करते रहना, वो इंतजार था, लोगों को वॉर्न करना, मक्का में, मदीना में, ताइफ में, उकास के बाजार में, गलियों में, कूचों में, यहूद के कलों में, जहां जहां जाकर आप लोगों को वॉर्न कर सके आपने वो किया। तो अगर मुझे आपको सुन्नतों को अपनाना है ना, तो इस सुन्नत को अपनाइए। दुआ करते हैं अल्लाह ताला से कि अल्लाह तू मेरे लिए आसान कर दे इस इंतजार को। बहुत बड़ा अमल है ये, यानी ये जिस ये वाकई मांग के लेना पड़ता है, ये खुद से नहीं मिलता, इसके लिए वाकई पूरे इखलास के साथ अल्लाह ताला से मिन्नतें करनी पड़ती हैं कि अल्लाह मुझे इस काम के लिए चुन ले। پھر اس کے بعد انسان کی تخلیق کی طرف اشارہ ہے، خلق الانسان من نطفة فإذا هو خصیم مبین، اس نے انسان کو ایک ذرا سی بوند سے پیدا کیا اور دیکھتے ہی دیکھتے صریحاً وہ جھگڑالو ہستی بن گیا، اس نے جانور پیدا کیا اور جس میں تمہارے لیے پوشاک بھی اور خوراک بھی ہے، پوشاک کیا ہے؟ لیدر جیکٹس، خوراک کیا ہے؟ میٹ، لیم، اور کیا کیا گوشت کھاتے ہیں جانوروں کا؟ سری، پائے، زبان، سار، پاؤں، کچھ نہیں چھوڑتے، اللہ نے یہ چھوٹی چھوٹی فیکٹریاں ہمارے ارد گرد رکھی ہوئی ہیں، کبھی ان کو بھی تو پیار سے دیکھا کریں، اور طرح طرح کے دوسرے فائدے بھی ہیں، آپ دیکھیں ان کے سینگوں سے چھریاں چاقو ان کے ہینڈل بنائے جاتے ہیں، یعنی چھوٹی چھوٹی چیزیں ہیں، کھاتی کیا ہیں؟ گھاس، اور دیتی کیا ہیں؟ دودھ، گوشت، یہ ہے اس پارے کا تھیم، کم نعمتیں لے کر بھی زیادہ دو، بیکار چیزیں کھا کر کارآمد چیزیں دیتی ہے کائنات، تمہیں تو اللہ دودھ پلاتا ہے وہ تو گھاس کھاتی ہیں، تمہیں تو اللہ تعالیٰ بہترین پھل کھلاتا ہے وہ چھلکے کھاتے ہیں، تو وہ کیا دے رہے ہیں اور تم کیا دے رہے ہو؟ یہی سبق ہے اب صورت نحل کا، نفع مندی، بی بینیفیشیل، لوگوں کے فائدے کے بنیے، خود کے لیے جینا کیا جینا، دوسروں کے لیے جیے، اپنے مقاصد بلند رکھو، دیکھیے جینے کے دو راستے ہیں، ایک ہے فرائض کی سطح پہ جینا، جو اللہ نے میرے اوپر ذمہ داریاں ڈالی ہیں میں اس کو پورا کر دوں، مثلا نماز، روزہ، حج، زکات، فرض ہے میرے اوپر میں نے کرنا ہے، اللہ نے بچے دیے، شوہر دیا، گھر والے دیے، ان کی خدمت کیجئے، فرض ہے بس یہ کروں گی میں، اللہ نے کہا اپنے گھر کے بزرگوں کی خدمت کر لو، بڑوں کو دیکھو، بیماروں کو دیکھو، فرض ہے مجھ پہ، میں نے کر لیا، یہ درجہ بھی ہے، یہ ہے فرائض کی سطح پہ جینا، اور میجورٹی آف مسلم اسی پہ جیتی ہے الحمدللہ، لیکن ایک اور راہ ہے، عزیمت کی راہ، عزم کے ساتھ جیو، بی فرم، بڑے گول، آپ اس کو یوں سمجھیے کہ ایک کلاس میں 100 اسٹوڈینٹس ہیں، اس میں سے 80 اسٹوڈینٹس کہتے ہیں ہم نے صرف پاس ہونا، 30 آدھے، 35 آدھے، 40، 60 آدھے، ہم خوش ہیں، 20 اسٹوڈینٹس کہتے ہیں نہیں ہم نے کمپیٹ کرنا ہے، آئی وانٹ ٹو بی فرسٹ، مجھے ونر بننا ہے، مجھے ٹرافی لینی ہے، مجھے گولڈ میڈل لینا ہے، تو یہ ہے عزیمت کا راستہ، بڑے سکون سے سنیں، آپ اپنے لیے خود ڈیسائیڈ کریں، کسی پہ زبردستی نہیں، قرآن نئے سب لوگ جو قرآن سن رہے ہیں اس وقت، کسی پہ کوئی زبردستی نہیں، لائک راہ فی الدین، ریوائز یور تھاٹس اگین، سنتے سنتے تھک تو نہیں چکے، خدمت کرتے کرتے تھک تو نہیں گئے، دین کا کام کرتے کرتے تھک تو نہیں گئے، ٹیک اے بریک، جتنی مرضی لے لیں، پوری لمبی بھی لے لیں، نو پرابلم ایٹ آل، لیکن آپ کو چوز کرنا پڑے گا کہ کل تک آپ کی نیکیوں کے کیا ریکارڈز اوپر جا رہے تھے اور آج سے کیا جانے شروع ہوں گے، فیل نہیں بھی ہوں گے لیکن جنت کے اعلیٰ درجوں سے محروم ضرور ہوں گے، آپ پورا قرآن پڑھیں، جتنی بار بھی میں نے شعور سے پڑھا، جنت کے جو اعلیٰ درجے ہیں نا، جس کو آپ کہہ لیجئے سابقون الاولون یا مقربون کہہ لیجئے یا جنت فردوس کہہ لیجئے، یہ مجاہدین فی سبیل اللہ کے لیے، وہ آپ چاہے تلواروں سے لڑیں، قلم سے لڑیں، علم کے ساتھ لڑیں، معاشرے کے رسم و رواج سے لڑیں، یہ وہ لوگ ہیں جو اپنی ضروریات کو پیچھے ڈال کے آگے چلتے ہیں، وہ اپنی خواہشات کو پیچھے کرتے ہیں، وہ بچوں کو تھوڑا سا رلا لیتے ہیں لیکن امت کے بچوں کی فکر لگی رہتی ہے، وہ شوہروں سے تھوڑی سی بات سن لیتے ہیں لیکن دوسری عورتوں کے لیے اچھے ماحول کو بنانے والے بنتے ہیں، یہ جہاد ہے اصل میں، تو آپ کی چوائس ہے، نو پرابلم، اللہ کو نہ میری ضرورت نہ آپ کی ضرورت، میں آج کہہ دوں کہ آج یہ آخری دورہ قرآن ہے، آج کے بعد میں مجھے ریزائن دے دیں، میں جانا چاہتی ہوں، میں آرام کروں، اب ذرا میں بھی تو دیکھوں ایک نارمل لائف کیا ہوتی ہے، ذرا میں بھی تو دیکھوں صبح سے شام تک گھر کو سجانا سنوارنا کچن کا کام کرنا کیا ہے، یہ میرا فیصلہ ہوگا، لیکن اللہ میری زندگی میں وہ دن ایک دفعہ بھی نہ لائے کہ میں یہ فیصلہ کروں، کیونکہ میں نے یہ مذہب چکھ لیا ہے، آج میری ذات سے اگر کسی کو کوئی فائدہ ہو رہا ہے، یہ ہوتا اگر میں اپنا چولہا چونکا ہی سجا رہی ہوتی، ایک ہے فائدہ لینے والے بن جائے، اس کو بہت سارے لوگ ہیں دینے کے لیے، لیجیے میرے سے نہ لیجیے، آپ اوروں سے لیجیے، بہت لوگ ہیں دنیا میں ماشاءاللہ، لیکن ایک یہ کہ آپ فائدہ دینے والے بن رہے ہیں، تو آج جا کے سوچئے، سب آپ بھی سوچیں جو ساتھی دورہ قرآن کر رہے ہیں، کل پرسوں میں آپ سے انشاءاللہ ایک کوشچنیرین فل کرواتے ہیں تاکہ فیوچر میں آپ کیا چاہتے ہیں، کیونکہ آپ سب جانتے ہیں کہ رمضان کے بعد نئے کورسز ہوتے ہیں اور ہونے چاہیے، اور ہم نے بھی بہت کچھ سوچا ہوا ہے، لیکن چونکہ آپ اس وقت ہمارے سامنے ماشاءاللہ کریم کراؤڈ کی طرف سامنے آ رہے ہیں، آن لائن کے بھی ساتھی اور آن سائٹ کے بھی ساتھی، آپ رمضان کے بعد کیا کرنا چاہتے ہیں، کتنا ٹائم لگا سکتے ہیں، اگر آپ آج ہی اینڈ پہ بیٹھے اپنی اپنی پرچی پہ خود اپنے دل کا راز لکھ کر ادھر مجھے دے دیں تو میں آپ کی احسان مند ہوں گی، कोई इसके लिए लंबे चौड़े फॉर्म की जरूरत नहीं। आप कब चाहती हैं, क्या कर सकती हैं, कितना वक्त, कितना टाइम, अगर कुरान नहीं सीखा तो सीखना चाह रही हैं, सीखा हुआ तो कहाँ खिदमत करना चाहती हैं, वॉलंटियर कर, आप सब अपने दिल की बातें लिख के हमें आज ही दे दें, हम इस पे बहुत खुश हैं, ताकि जो काम आगे हो वो आपकी सोच के मुताबिक हो, ताकि बाद में कोई चीज आए तो आपको ये ना लगे कि ये हमें सूट नहीं करता। ये सर मुझ समेत आप सबको 110% पूरा इख्तियार है, कोई इन्फोर्समेंट नहीं, कोई इमोशनलिज्म नहीं, कोई जज्बातियत नहीं, कोई ताना नहीं, कुछ नहीं, बस यहां बैठकर सोचें, सब सोचें कि मुझे जो राह अल्लाह ने दिखाई है क्या इस पे मुतमईन हूं, या मसले ही नहीं खत्म हो रहे, झगड़े ही नहीं खत्म हो रहे, घर में लड़ाई नहीं खत्म हो रही, तो यू कैन चूज। लेकिन अगर आपको वाकई लगता है कि इंतजार ही है असल खूबी, इंतजार के लिए इब्राहिम ने अल्लाह के इब्राहिम ने अपने घर को इधर उधर किया, और ये इंतजार की खूबी है जिसको आप पढ़े कि अल्लाह के नबी ने 13 साल मक्का में दर दर की खाक छानी, कारोबार करते थे छोड़ दिया, घर नहीं बनाए, कपड़े जूतों में नहीं पड़े, बच्चों के आला मुस्तकबिल के लिए एक मुल्क से दूसरे मुल्क मूव नहीं हुए, एक यूनिवर्सिटी से निकाल कर दूसरी यूनिवर्सिटी में अपने बच्चों को नहीं दाखिल किया, पूरी जिंदगी नबी की देखी है, इंतजार इंतजार इंतजार। और खुशकिस्मत है वो लोग जिनको अल्लाह ने आज के दौर में इस काम पे चुना है, अल्लाह ताला हमें इसमें शामिल कर दे, और अगर किया तो मरते दम तक हमारी मौत भी इसी काम पे ले ले, कभी एक दिन जिंदगी का ऐसा ना आ जाए कि हमारे जाती तकाजे हमें इतना मजबूर कर दें कि हम इस दौलत इस नेमत को खत्म करें, लेकिन अगर आए तो फिर पूरे जोर से आए, फिर सब कश्तियां जला के आए कि सुन लिया तो सुन लिया, ये डिटर्मिनेशन चाहिए होती है दीन के काम के लिए, तभी तो आप देखिए कि अल्लाह ताला अपने नबी को यही बात कह रहे हैं कि आप इस काम का इरादा कर लें, बस आप इन बातों से पीछे हो जाए। आपने देखा सूरत हिजर के एंड पे क्या मौजू था, इग्नोर कीजिए, जाने दीजिए, तसल्ली दे, मैं उसको फील कर रही थी कि अल्लाह कैसे कैसे तसल्लियां दे रहा है अपने नबी को। तो अब इसके बाद इंसान की वो आते हैं जिसकी वजह से आप देखिए कि बाज दफा वो कुछ कर पाते हैं कुछ नहीं कर पाते, कि छोटी छोटी चीजें हैं वो तुम्हें इतना कुछ सर्व करती हैं, तुम उनको देखकर खुश भी होते हो। बड़ा प्यारा कानून है आयत 6 को देखिएगा, वलकुम फीहा जमालुन हीन तुरीहून व हीन तसरहून, तुम्हारे लिए इनमें जमाल भी है जब तुम इन्हें सुबह चराने के लिए ले जाते हो और जबकि शाम को वापस लाते हो, और वो तुम्हारे लिए बोझ होकर ऐसे ऐसे मुकाम पर ले जाते हैं जहां तुम सख्त जान फिशानी के बगैर नहीं पहुंच सकते। अब आप देखिए कि हमारे घरों में दो तरह की चीजें होती हैं, एक होती है यूजफुल थिंग्स और एक होती है ब्यूटीफुल थिंग्स। दूसरी तरफ से आपको मैं ये कह सकती हूँ कि या हमारे घर में डेकोरेशन पीसेस होते हैं, क्रिस्टल होता है, हम फूल रख लेते हैं, हम डेकोरेशन पीसेस रखते हैं, हम सीनरीज रखते हैं, और इसके साथ हमारे कुछ काम की चीजें होती हैं, मतलब वैक्यूम क्लीनर होता है, हमारे पास वॉशिंग मशीन होती है, दो मुख्तलिफ चीजें हैं। आप कह सकते हैं जो यूजफुल थिंग्स है उनमें क्या है, कमाल, वी नीड देम, अच्छा लगे ना लगे वैक्यूम क्लीनर रखना पड़ेगा घर में, लेकिन खूबसूरत चीज है क्या, डेकोरेशन पीस, ये क्यों पड़ा, बस खूबसूरती है, इसमें जमाल है उसमें कमाल है। अल्लाह की शान देखिए कि जमाल और कमाल को इकट्ठा कर दिया कैसे। अब मेरा दिल कर रहा है आपको ख्वाब दिखाऊं कि हम कभी कहीं टूर पे चलें, रमजान के बाद किसी जगह जाएं घूमने फिरने दुनिया को देखें, आप देखिए सब्ज पहाड़ और उस पर सफेद शीप, क्या लगती हैं दूर से, ऐसे लगती हैं जैसे छोटी छोटी छोटे छोटे मोती चल रहे हैं। बकरी को देख लीजिए, शीप को देखिए, खूबसूरत है कि नहीं, और उसमें कमाल है कि नहीं, दूध भी देती, गोश्त भी देती, अपने सींगों से भी हमें सर्व करती, अपनी खाल से भी सर्व करती, ये अल्लाह ताला मुझे आपको सिखा रहे हैं कि अल्लाह की इस कायनात में कोई चीज बेकार नहीं है। सितारे खूबसूरत है ना, फिर भी रुजूम अलशयातीन, तो अल्लाह से दुआ करते हैं हमें भी जमाल और कमाल दे दे। हम कहते हैं या तो दीन में जमाल चलेगा या कमाल चलेगा, हमारा सारा जमाल लोगों के लिए है, सजना संवरना कपड़े जूते मेकअप दुल्हन शादी दुनिया, और दीन के नाम पे हम कमाल के नाम पे बोरिंग बुद्धू बेवकूफ बन के लोगों को दिखाते हैं कि दीन वालों में तो खूबसूरती होनी नहीं चाहिए, चादर टेढ़ी बिछी है बिछने दो क्योंकि दीन की जगह, टेबल टेढ़ा है कोई बड़ी बात नहीं, कुर्सी टूटी हुई है टांग के नीचे लकड़ी रख लेते हैं, सो के दीन की जो कुर्सी है, और दुनिया के हाल सजते हैं तो क्या हालात होते हैं। यदि मैं अमूमी बात कर रही हूँ, मुझे पता है आप बड़े अच्छे माहौल में बैठे हुए हैं, लेकिन अमूमन देखिए कि आज दीन वाले जमाल का ख्याल नहीं रखते। याद रखिए हमारी बहुत सारी सेंसेस और बहुत सारी रिक्वायरमेंट्स में एक एथेटिक सेंस भी है, हर बंदा खूबसूरती को पसंद करता है, हर बंदे को अट्रैक्शन अच्छी लगती है, तो क्या ये हमारी खूबसूरती या हमारी अट्रैक्शन या हमारे घर की वो चीजें जो बहुत डेलिकेटेड है, क्या वो दीन के रास्ते में काम नहीं आनी चाहिए? तो ये अल्लाह ताला आपको मुझे सिखा रहे हैं कि दीन का काम आसन दर्जे पे करो, फिर तुम देखो कि तुम कितने ऊपर जाते हो। और वाकई मुसलमान ऐसे ही थे, जब वो ऊपर गए। आज हमने जब दीन को चल चलाओ पे डाल दिया तो अल्लाह अकबर, आज हमारे दीन का हाल क्या, गरीब दीन बन गया। अल्लाह ताला हमें इसकी फिक्र लगा दे कि हमने अपनी जात से इस दीन को खूबसूरत करके दिखाना है, बदलना नहीं है, बस इसकी खूबसूरती को बाहर जाहिर करना है, क्योंकि ये अपनी जगह बड़ा खूबसूरत दीन है। फरमाए वो तुम्हारे लिए बोझ होकर ऐसे ऐसे मुकामात पर ले जाते हैं जहां तुम सख्त जान फिशानी के बगैर पहुंच नहीं सकते। हकीकत ये है कि तुम्हारा रब लरऊफ और रहीम, बड़ा ही शफीक और मेहरबान है। इसने घोड़े और खच्चर और गधे पैदा किए ताकि तुम इन पर सवार हो जाओ और तुम्हारी जिंदगी की रौनक बने। घोड़ों को देखकर वाकई मालिक बड़े खुश होते हैं, उसी चीज का जिक्र कर दिया गया। और वो बहुत सी चीजें तुम्हारे फायदे के लिए पैदा करता है जिनका तुमको इल्म तक नहीं है। आपको बताइए क्या है? ये लीफ है, ये आपकी फरारी है। नबी सल्लम के दौर में जब आयतें उतरी थी तो लोग सवारी के लिए अमूमन घोड़े खच्चर गधे इस्तेमाल करते थे, तो अल्लाह ने कह दिया तुम्हें बताऊं यखलुकु मा ला तालमून, मैं वो सवारियां भी पैदा करूंगा जिसको तुम नहीं जानते, और वो क्या जिनको आज हम जानते हैं। और आपको पता है कि आने वाले वक्त में और क्या कुछ निकलने वाला है? अगर आप बता दिया तो फिर आपकी तवज्जो उधर ही चली जाएगी, इसलिए बाद में याद करा दें। लेकिन ये जो गाड़ियां, ये जो खूबसूरत सवारियां पैदा हो रही हैं, इसका तذکرہ अल्लाह ने कुरान में कर दिया। और ऐसी आयतें लोगों को रिसर्च पे माइल करती थी कि कुरान में ये बात लिखी है, जरा इसकी रिसर्च तो करके देखें। फरमाया बहुत सी फायदे की चीजें तुम्हारे लिए पैदा करते हैं जिनका तुमको इल्म नहीं, और अल्लाह ही के जिम्मे है सीधा रास्ता बताना जबकि टेढ़े रास्ते तो मौजूद है सच। दुआ करें अल्लाह में सीधा रास्ता दिखा। आज इस दुनिया में शर के रास्ते ज्यादा, खैर का रास्ते कम, तौहीद सिखाने वाले थोड़े, शिर्क सिखाने वाले ज्यादा। तो अल्लाह तआला से दुआ करते हैं अल्लाह में सीधे रास्ते पे रखना। वलो शाल हदा को मजमाइन, और अगर वो चाहता तो तुम सबको हिदायत दे देता, दी क्यों नहीं सबको, सबने मांगी नहीं। सीधी सी बात, वही है जिसने आसमान से तुम्हारे लिए पानी बरसाया जिससे तुम खुद भी सैराब होते हो और तुम्हारे लिए जानवरों को भी पैदा किया। वो इस पानी के जरिए से खेतियां उगाता है और जैतून और खजूर और अंगूर और तरह तरह के फल पैदा करता है। इसमें एक बड़ी निशानी है इन लोगों के लिए जो गौर व फिक्र करते हैं। कायनात की चीजों पे गौर व फिक्र कीजिए, मुझे आपको इसकी दावत दी जा रही है। वसख्खर लकुम अल-लैल वन-नहार वश-शम्स वल-क़मर, अल्लाह ताला कैसे करता है ये सब कुछ? इसने तुम्हारी भलाई के लिए रात को दिन, रात और दिन को और सूरज और चांद को मुसख़्ख़र कर रखा है, और सब तारे भी इसी के हुक्म से मुसख़्ख़र हैं। इसमें बहुत निशानियां हैं इन लोगों के लिए जो अक्ल से काम लेते हैं। और ये जो बहुत सी रंग बिरंग की चीजें इसने तुम्हारे लिए जमीन में पैदा कर दी, इसमें भी जरूर निशानी है इन लोगों के लिए जो सबक हासिल करते हैं। वही है जिसने तुम्हारे लिए समंदर को मुसख़्ख़र कर दिया ताकि तुम इससे तरोताजा गोश्त लेकर खाओ। लहमन तरिया, ये क्या है? सी फूड, इंजॉय कीजिए। और इससे जीनत की वो चीजें निकालो जिनको तुम पहना करते हो, वो क्या चीजें हैं? पर्ल्स, कॉरल्स और मोती होंगे। पहनो, अल्लाह कहते हैं पहनो, कौन मना करता है पर्ल्स पहनने से, कौन मना करता है इन चीजों को इस्तेमाल करने से? देखिए अगर पर्ल्स पहने नहीं जाएंगे तो खाएंगे, कई लोग खाते भी हैं, शायद आपको बताओ कि नहीं। तो अल्लाह ताला ने इस कायनात में खूबसूरती भी पैदा की, आपके मेरे लिए पैदा की, बस इन चीजों को पहनकर अच्छे काम करो, अकड़ो नहीं, तकबर नहीं करो, शो ऑफ नहीं करो, रियाकारी ना करो, दूसरों को दिखाओ नहीं, दूसरों को नीचा ना दिखाओ, बस ये छिछोरपन छोड़ दो तो तुम्हें कुछ खाना पीना पहनना ओढ़ना सजना संवरना कुछ नुकसान नहीं देगा। तुम देखते हो कि कश्ती समंदर का सीना चीरती भी चलती है। ये सब कुछ इसलिए है कि तुम अपने रब का फजल तलाश करो और इसके शुक्रगुजार बनो। किस किस को समंदर के सफर से डर लगता है? कभी आपने गौर किया कि पानी के ऊपर आप एक सुई रखें तो डूब जाए और इतना मनोटनो वजन जहाज खड़ा रहता है। यह सुले अर्शमीदस है, मुझे बचपन का पड़ा हुआ याद आ रहा है। ऊपर आप एक पत्ता यानी एक कागज है ना, आप इसको उछालें तो फौरन नीचे आ जाएगा, तो इतना टनो वजनी जहाज कैसे खड़ा होता है? मैं तो जहाज में बैठ कर ही नहीं सोचों में खोई रहती हूँ, इतना भारी कैसे। और आपने ये बात भी सुनी भी होगी और ऑब्जर्व तो बहुत दफा की है कि छोटे जहाज में झटके ज्यादा आते हैं, کہتے ہیں جتنا بڑا جہاز ہوگا نا اتنا سیکیور ہوتا ہے. یہ کس نے کیا؟ یہ سب لاز آف آپ کہہ لیجئے کہ یونیورسل لاز کس نے سیٹل کیے؟ اللہ نے کیے. جس کے لاز اتنے خوبصورت ہیں پھر اس کی شریعت کتنی خوبصورت ہوگی. وَالْكَافِلْ اَرْضِ رَوَاسِيَاً تَمِيدَ بِكُمْ, اس نے زمین میں پہاڑوں کی مہیں گاڑ دی تاکہ زمین تم کو لے کر ڈھلک نہ جائے, اس نے دریا جاری کر دیے اور قدرتی راستے بنائے تاکہ تم ہدایت پاؤ. کدھر سے راستے؟ سمندروں کے بھی راستے, اور ان راستوں پہ غور کر کے ان کائنات کی چیزوں کو دیکھو تو اللہ تک پہنچو. اس نے زمین میں راستہ بتانے والی علامتیں رکھ دیں, یعنی ستارے بھی اور راستے بھی, اور تاروں سے بھی لوگ ہدایت لیتے ہیں. آسمان کے سٹارز راستہ دکھاتے ہیں, دنیا کے سٹارز اکثر راستہ گم کروا دیتے ہیں. لوگوں کو زندگی کا مقصد ہی بھول جاتا ہے اور صرف فن میں رہ جاتے ہیں, اور کھیل کود زندگی کا مقصد بنتا ہے. کیا سکھایا جا رہا ہے؟ غور کرو. اب دیکھیے, پہلے دور میں لوگ سورج چاند کو پوچھتے تھے نا, آج کے دور میں لوگ سائنس کو پوچھنے لگے. وہ سورج چاند ستاروں کو دیکھ دیکھ کر رب کو بھول گئے. حالانکہ نوٹ کیجئے کہ یہ سب کچھ کس نے بنایا؟ اللہ نے بنایا. یہ سارے فزکس کے لاز ہیں, قانون طبیعہ کہہ لیجیے ان کو, ابھی تک آؤٹ ڈیٹڈ نہیں ہوئے. سورج جس گھوم چل رہے رفتار سے چل رہا ہے, زمین گھوم رہی ہے, تو بتاؤ اس کا یہ قرآن کیسے پرانا ہو گیا؟ جس رب نے تمہیں کعبے کے طواف کا حکم دیا, اسی نے سورج چاند ستاروں کو ایک دوسرے کے پیچھے گھما دیا. سبق ہے اس بات کا کہ قرآن کبھی آؤٹ ڈیٹڈ نہیں ہوگا. آج سے 10 سال بعد بھی پڑھو گے تو تمہیں لگے گا یہ آج کی بات ہے. کرنا کیا ہے؟ تذکر کرنا ہے, تدبر کرنا ہے. کائنات پہ غور کیجئے, دیکھیں ان چیزوں کو, ان ساری چیزوں پہ غور کرتے ہوئے اللہ تعالیٰ سے پیار کیجئے کہ میرے مالک تو نے اتنا پیارا بنا دیا یہ سب کچھ. اور کائنات کی ترقی سے اللہ نہیں روکتا. آپ سائنٹسٹ بنیے, آپ جائیے سیٹلائٹ میں جائیے, جہاں آپ جا سکتے ہیں جائیے, لیکن شرط یہ ہے کہ آپ ان چیزوں کو دیکھ کر خالق کو یاد کریں. لیکن اکثر لوگ نہیں سمجھتے, وہ ان چیزوں میں کھو کر اکڑ جاتے ہیں, تکبر آ جاتا ہے, کندھے اپنے تھپ تھپانے لگتے ہیں. اللہ کا توائن تو نعمت اللہ لا تحصوها, اور اگر تم اللہ کی ایک نعمت کو گننا چاہو, دیکھیں نعمت ہے واحد, جمع نہیں ہے, نعمتیں نہیں ہے لفظ, یہ ترجمہ ٹھیک نہیں ہے. ایک نعمت کو گننا چاہو تو گن نہیں سکتے. اور ان اللہ لغفور رحیم, اللہ تو بڑا درگزر کرنے والا رحم والا. کوئی ایک نعمت نہیں ملتی نا, وہی سب سے بڑی لگتی ہے. ایک شخص کے بارے میں میں نے پڑھا تھا کہ وہ پلکیں نہیں جھپکا سکتا تھا اپنی, اس کی آٹومیشن نہیں تھی, اس کو خود ہاتھ سے جھپکانی پڑتی تھی, اور اگر وہ تھوڑی دیر نہ جھپک سکے بھول جائے تو آنکھوں سے چھم چھم پانی گرتا تھا. کسی نے ایک موقع پہ اس سے پوچھا تھا کہ اگر تم سے کوئی خواہش پوچھی جائے تو کیا کرو گے؟ تو اس نے کہا کہ میں ایسی زندگی چاہوں گا کہ میری پلکیں خود جھپکتی جائیں. وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا, یعنی اس نے اپنی ساری خواہشیں اس پہ لگا دی جو آپ کے میرے پاس ابھی بھی ہے. جب سے بیٹھے ہیں کبھی سوچا کتنی دفعہ جھپکی ہیں؟ کیسے وائپر ہیں آپ کی گاڑی کے؟ وائپر آگے آتے ہیں تھوڑی دیر بعد الجھن آتی ہے, بند کرو اس کو, یہ بھی تو وائپرز ہیں نا. کیسے مٹی کو, ڈسٹ پارٹیکلز کو اور جراثیم کو ہم سے دور کرتے ہیں؟ کیا میں آپ صرف اس کی بھی قدر کر سکتے ہیں؟ ان اللہ لغفور الرحیم, وہ اتنا پیارا رب تمہیں اتنی ڈیلیکیٹ چیزیں دے دیتا ہے. کیا ہوتی آنکھوں کی جگہ بٹن لگے ہوتے, پلکوں کی جگہ جھاڑو لگا ہوتا, کیسے لگتے ہم؟ ہم کتنے عجیب لگتے ہیں. ہم تو اپنے بچوں کو کارٹون دکھاتے ہیں نا ان کا ٹیسٹ خراب کرنے کے لیے, لیکن سچ بتائیے اگر ہم کارٹونوں جیسے ہوتے, تھوتنی جیسے ناک ہوتے, بٹن بٹن آنکھیں گھوم رہی ہوتی, کیسے لگتے؟ کیا کبھی اپنے چہرے کو دیکھ کر بھی رب کو یاد نہیں کرتے؟ دیکھیں مومن جو ہوتا ہے نا وہ ہر چیز میں سے رب تک پہنچ جاتا ہے. جیسے جہاں محبت ہوتی ہے نا بندہ ہر راستے سے ادھر ہی پہنچ جاتا ہے, کہتا ہے آپ کے گھر کی طرف ہی میری گاڑی نکل آتی ہے. ایمان والے کو ہر وقت اللہ کے راستوں میں نکلنے کا, جانے کا ہر وقت یہ تڑپ لگی ہوتی, میں کس بہانے اپنے رب کو یاد کروں؟ خوشی میں رب, غم میں رب, تنہائی میں رب, محفلوں میں رب, نعمت ملی رب, بچہ ملا اس میں نعمت, ہر چیز میں اللہ 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 اللہ. اور اللہ تعالیٰ مجھے آپ کو یہ دے دے, یہ بڑی دولت ہے جس کو مل گئی. واللہ یعلم ما تسرون وما تعلنون, اور حقیقت یہ ہے کہ وہ تمہارے کھلے سے بھی واقف ہے اور تمہارے چھپے سے بھی واقف ہے, اس کو سب کچھ پتا ہے. حدیث میں آتا ہے کہ تین چیزیں انسان کو نجات دینے والی ہیں. نمبر ایک, اللہ کا خوف, ظاہر میں بھی اور باطن میں بھی, یعنی اکیلے میں بھی اللہ سے ویسے ہی ڈریں جیسے لوگوں میں بیٹھ کے ڈرتے ہیں. دوسری چیز, خوشی اور غم میں حق بات کہنا, یعنی آپ خوش ہیں یا آپ دکھی ہیں, حق کا ساتھ نہ چھوڑیں. تیسری چیز, खुशहाली और तंग दस्ती में खर्च करना अल्लाह के रास्ते में। ये ना कहें कि आजकल हाथ बड़ा तंग है, आजकल कारोबार ठीक नहीं है, ये है वो है। फिर आपने फरमाया कि तीन चीजें मोहलिकात में से हैं, हलाक करने वालियां, यानी जो बंदे, नंबर एक हाशिए नफ्स, जिसकी पैरवी की जाए। सोचिए 3 सेकंड, मैं अपने नफ्स की कौन कौन सी ख्वाहिशों को पूरा करती हूँ। और दूसरी चीज बुखल, जिसकी इताअत की जाए, यानी अल्लाह के रास्ते में कुछ देने को दिल जाए फिर हाथ रुक जाए, नहीं 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 अभी नहीं अभी नहीं, फिर सोचेंगे। और तीसरी इंसान की खुद पसंदी की आदत, कि मेरे जैसा तो दुनिया में कोई दूसरा बन ही नहीं सकता, मैं तो मास्टर पीस हूँ। ये चीजें बंदे को हलाक करती हैं। अल्लाह ताला हमें अपनी इस्लाह की फिक्र लगा दे। फरमाया, जिनको अल्लाह के सिवा पुकारते हैं उनकी असल सुन लो, वल्लज़ीना यदऊना मिन दूनिल्लाहि ला यखलुकून शैय्यन वहुम युखलकून। और वो दूसरी हस्तियां जिनको अल्लाह को छोड़कर लोग पुकारते हैं, वो किसी चीज की भी खालिक नहीं बल्कि खुद मखलूक है, मुर्दा है ना कि जिंदा, और इनको कुछ मालूम भी नहीं। क्या मालूम नहीं कि कब उठाए जाएंगे, अय्याना युबअसून। सच बताइए, जो किसी भी बुत के आगे झुकता है, क्या बुत में कोई खूबी है? और जो कब्र के आगे झुकता है, क्या कब्र वाले को पता है कि कयामत कब आएगी और वो कब उठेंगे? तो लोग इतने मुख्तार रब को छोड़कर इतने कमजोर लोगों को पुकारते हैं, इससे भी ज्यादा नासमझी की कोई बात होगी। शिर्क की तो कोई दलील दुनिया में आपको नहीं मिलेगी, क्योंकि इलाह हुकुम इलाह वाहिद, तुम्हारा अल्लाह बस एक खुदा है। मगर जो लोग आखिरत को नहीं मानते, इनके दिलों में इनकार बस कर रह गया और वो घमंड में पड़ गए, यानी जिनको नहीं मानना वो नहीं मानेंगे। अल्लाह यकीनन इनके सब करतूत जानता है, छुपे हुए भी और खुले हुए भी। लोगों के बीच में क्या बनते हैं, बाद में क्या करते हैं, अल्लाह को सब पता है। और वो नहीं पसंद करता तकब्बुर करने वालों को। अल्लाह को मुतकब्बिरीन जरा भी अच्छे नहीं लगते। जितना तकब्बुर होगा ना, उतना बंदा अल्लाह से दूर होगा। और याद रखिए, यूथ एज में, यंग एज में जो तकब्बुर आता है ना, वो तो बंदे का मुस्तकबिल तबाह बर्बाद कर देता है। उस वक्त फिर इंसान अपने आप को बड़ा समझता है, मैं इतनी पढ़ी लिखी, मैं इस यूनिवर्सिटी में पढ़ी, मेरे इतने रैंक, मेरे इतने डब्बे, मेरा इतना, मेरा वो, मैं ये, मैं वो। तो मुतकब्बिरीन को या मुस्तकबिरीन को ना तो कुरान समझ आता है, ना उनको हिदायत मिलती है। वो हर आयत पे क्या कहते हैं, वैजा कील लहुम अनज़ल रब्बुकुम क़ालू असातीरुल अव्वलीन। अब जरा इसे एक जुमले में देखिए कि आज के लोगों के नजरियात और अकायद क्या। और जब कोई इनसे पूछता है कि तुम्हारे रब ने ये क्या चीज नाजिल की है, तो कहते हैं, अजी वो तो अगले वक्तों की फरसूदा कहानियां हैं। ये बातें तो वो इसलिए करते हैं कि क्यामत के रोज अपने बोझ भी उठाएं और साथ साथ कुछ इन लोगों के बोझ भी समेटें जिन्हें वो जहालत की बिना पर गुमराह कर रहे हैं। देखो कैसी सख्त जिम्मेदारी है जो अपने सर ले रहे हैं। ये जो बात है ना, ये एटीट्यूड बड़ा बुरा है। आज भी आप देखिए कुछ लोगों का यही हाल है। कुरान का तस्करा है ना, पूछो भी क्या है, कहते पुरानी बातें, ओल्ड डेटेड बातें। कोई आपसे पूछे, आप कहेंगे वही बातें थी जो हर साल सुनते हैं, पुरानी बातें। आज का यही मसला है, लोगों ने कुरान पे अमल ये कहकर नहीं तोड़ा, या ये कहकर कुरान पे अमल नहीं छोड़ा कि नहीं करना, बुरी बात है कुरान पे अमल ना करना। ये करेंगे तो उनको कौन मुसलमान समझेगा? कहते के फलायत कंट्रोवर्शियल, फलायत एब्रोगेटेड, फलायत आउटडेटेड, टाइम बाउंड थी खत्म हो गई, फलायत बाहर रहने वाले इस पे अमल नहीं करेंगे, और फलायत वो तुम्हारे लिए नहीं है, फुलात फुलात। यानी पूरे कुरान को इस तरह हिस्सों बखरों में डालते हैं, गोया कि अमल की बस वो दो चार आयते हैं, नमाज रोजा हज जकात। ये है असल में इतर मसला। जिनको आज भी कुरान आउटडेटेड लगता है, फिर लेके आते हैं कोई ऐसी पूरी प्यारी किताब कि जो आज के माशरे के फितनों को दूर कर सके। अल्लाह ताला फरमाते हैं, ऐसे लोग फिर अपने बोझ उठाएंगे क्यामत के दिन। हो गए तो कभी इस्लाम के किसी हुक्म पे मत बोलिए, जब तक 100% यकीन ना हो, जवाब भी ना दें ये अमल के बाद नहीं, ये कौन करे, ये तो वो करेंगे, ये तो हम करेंगे। अल्लाह ताला कहते हैं, इनसे पहले भी बहुत से लोग हक को नीचा दिखाने के लिए ऐसी ही मकारियां कर चुके, तो देख लो इनके मकर की इमारत का क्या हाल हुआ। अल्लाह ने उसको उनके मकर की इमारत को उखाड़ फेंका, और इसकी छत ऊपर से इनके सर पर आ रही, और ऐसे रुख से इन पर अजाब आया जिधर से इसके आने तक का गुमान तक न था। پھر قیامت کے روز اللہ ان کو ذلیل و خوار کرے گا اور ان سے کہے گا، بتاؤ اب کہاں ہیں میرے وہ شریک جن کے لیے تم اہل حق سے جھگڑے کیا کرتے تھے، جن لوگوں کو دنیا میں علم حاصل تھا۔ نوٹ کیجئے گا، علم والوں کی شامت آ رہی ہے۔ دنیا کا اتنا نالج لیا، بحثیں، مباحثے، فورمز، ڈسکشنز، ڈائیلاگز، ٹاک شوز، لیکن دین کا علم کتنا تھا؟ آپ اور میں ہر ایک اپنے علم کو دیکھیں، ہم نے کتنا پڑھا آج تک دنیا کا؟ چلے میٹرک بھی اگر کسی نے کیا تو 10 سال تو پڑھا ہی ہے نا، حالانکہ 2-4 سال ایکسٹرا ہی ہیں۔ میں نے دنیا کے لیے اتنا پڑھا جو میری قبر تک صرف جائے گا ساتھ، آخری دم تک بھی میں اس علم سے پیسہ کماتی رہی، شعور لیتی رہی، عقل آئی، سیکھا، سمجھا۔ دنیا کے علم کا بہت فائدہ ہوتا ہے، لے لیا، وٹ نیکسٹ؟ من ربو کا، ماں دینوں کا، من رسولوں کا۔ میں نے اس علم کو پانے کے لیے کتنا وقت، ایفرٹ، محنت کی جس نے میری قبر کے بعد کے مرحلوں کو بہتر کرنا۔ رینگلر کی ڈگری لے کر بھی کوئی قبر میں ڈال دیا جائے نا تو وہ منکر نکیر کے ایک سوال کا جواب نہیں دے سکے گا۔ یہ آج سوچ کے آئیے گا، یہ سوچئے گا جا کے آج کہ کیا میں نے اس روحانی علم کے لیے بھی وقت لگایا؟ آج رسوائی اور بدبختی ہے کافروں کے لیے، ہاں انہی کافروں کے لیے جو اپنے نفس پر ظلم کرتے ہوئے جب ملائکہ کے ہاتھوں میں گرفتار ہوتے ہیں تو سرکشی چھوڑ کر فوراً ہاتھ ڈال دیتے ہیں، یعنی فوراً جس کو کہتے ہیں ہینڈز اپ کر دیتے ہیں اور کہتے ہیں ہم تو کوئی قصور نہیں کر رہے تھے۔ ملائکہ جواب دیتے ہیں کیسے نہیں کر رہے تھے، ان اللہ علیم بما کنتم تعملون، اللہ تمہارے سارے کرتوتوں سے خوب واقف ہے۔ آپ کو تو یقین کفار کی بات ہے، یہ مکہ والے کافر نہیں ہیں، یہ اللہ کی دی ہوئی نعمتوں کا انکار کرنے والے لوگ ہیں۔ ساری زندگی دنیا کے لیے رہے، موت کتنی سخت ہے، فرشتے کو دیکھ کر بھیگی بلی بن جائیں گے، ہینڈز اپ کر دیں گے، دوستی کرنا چاہیں گے، شاید یہ فرشتہ باتوں میں لگ جائے اور ہمیں چھوڑ دے، کہا جائے گا نہیں، فادخلوا ابواب جہنم خالدین فیہا، اب جاؤ جہنم کے دروازوں میں داخل ہو جاؤ، گھس جاؤ، وہیں تم کو ہمیشہ رہنا ہے۔ پس حقیقت یہ ہے کہ بڑا ہی برا ٹھکانہ ہے متکبروں کے لیے۔ آپ نوٹ کریں، اس صورت میں تکبر کی بڑی بات ہے، اور یقین کیجئے دنیا کا بڑا پن ہو صرف اور دین نہ ہو تو میرا تکبر ہے۔ آپ کہتے تکبر کیا ہے، اچھے کپڑے پہننے والے، اچھے جوتے والے؟ نہیں، صحابی نے پوچھا تھا اللہ کے نبی، میرا دل چاہتا ہے میرے اچھے کپڑے ہوں، میرا اچھا جوتا ہو، کیا یہ تکبر ہے؟ کہا نہیں، ان اللہ جمیل یحب الجمال، اللہ تعالیٰ خوبصورت ہے، خوبصورتی کو پسند کرتا ہے۔ کہا پھر تکبر کیا ہے؟ کہا بتر الحق وغمت الناس، یغمت الناس، حق کو جھٹلا دینا، آپ کے سامنے حق کو پیش کرے، آپ کہتے سوری وی ڈونٹ نیڈ دس، اور لوگوں کو حقیر جانا، یہ ہے تکبر۔ کتنے رکلامے آئے، کتنے میسج آئے، کتنے بروشرز آئے، کتنے میسج آئے، کتنے ٹیکسٹ میسج آئے حق کی دعوت کے، چھٹلا دیا۔ اور ایک شادی کا دعوت نامہ آئے جس کے بغیر شادی ہو جائے گی، کسی کا کچھ نہیں بگڑے گا، اگر میں شادی میں نہیں جاؤں گی تو ہم کہتے نہیں شادی میں تو جانا نا، یہ تو نہیں چھوڑ سکتے نا، یہ سوچنے کی بات ہے۔ دنیا کے کام ہمارے بغیر ہو سکتے ہیں، بچ جائیں گے ہم بھی، وہ بھی بچ جائیں گے، کچھ بھی نہیں ہوگا، لیکن کتنے پاپڑ بیل کے جاتے ہیں۔ اور جس دعوت نامے کے بغیر، میری بس نہیں ہے، میں نہیں گزروں گی اس کے بغیر آگ قبر کی سختیوں سے، اور میں نہیں بچوں گی اللہ کے عذاب سے، اس کے لیے کہتے ہیں ٹائم ہی نہیں ہے، وقت ہی نہیں ہے۔ دیکھیں گے، ان کی تو عادت ہی بڑے میسج بھیجنے کی ہے، یہ تو ہر وقت کوئی نہ کوئی کورس کرواتے رہتے ہیں جس کا ہمیں مشکل میں ڈال دیں۔ سوچ کے رکھیے گا، اللہ تعالیٰ سے دعا کیجئے کہ اللہ تعالیٰ ہمیں شعور دے دے۔ وہ کسی کا شعر ہے نا کہ تو میرا نہیں بنتا، اپنا تو بن، ہم تو اپنے بھی نہیں رہے۔ سچ بتائیے، ہم تو خود اپنے ساتھ دشمنیاں کرتے ہیں، اور جب لوگوں نے، چار لوگوں نے مل کے ہمیں قبر میں ڈال کے آ جانا ہے نا، تو پھر وہاں منکر نکیر پوچھے گا سناؤ کیا کر کے آئے ہو۔ یہ تو تھا ایک رویہ قرآن کو اولڈ ڈیٹڈ کہنے والوں کا، اب آپ جیسے پیارے لوگوں کی بات ہے جو ڈر گئے، ان سے جب لوگ پوچھتے ہیں سناؤ قرآن میں کیا ہے، تو تو کیا جواب دیتے ہیں؟ وَقِيلَ لِلَّذِينَ اتَّقَوْا مَا زَنزَلَ رَبُّكُمْ، دوسری طرف جب اللہ سے ڈرنے والے لوگوں سے پوچھا جاتا ہے یہ کیا چیز ہے جو تمہارے رب کی طرف سے نازل ہوئی، یعنی کوئی آپ سے پوچھتا ہے آج کے بارے میں کیا سن کے آئے، یہ قرآن آپ کو کیا سکھا رہا ہے، تو وہ جواب دیتے ہیں بہترین چیز اتری ہے. وہ تو اتنے مگن ہوتے ہیں ان آیتوں میں، ان کے منہ سے بات ہی نہیں نکلتی، کہتے ہیں بس احسن احسن، دی بیسٹ، ویری گڈ، جید، ایکسیلنٹ، بہت پیارا کلام ہے. وہ اس کی تعریف میں بول ہی نہیں پاتے، وہ اتنے مینٹلی اس وقت بزی ہوتے ہیں، اتنے وہ جس کو آپ کہنا چاہیے کہ جسٹ لائک وہ ذہنی طور پہ مدہوش ہوئے ہوتے ہیں. کہتے ہیں قرآن بڑا پیارا ہے. اس طرح کے نیکوکار لوگوں کے لیے اس دنیا میں بھی بھلائی ہے. دنیا میں بھی نیکی ملتی ہے، نیکی کرنے والوں کو ملتی ہے. کیا دنیا میں بھی کچھ فائدہ ہوگا اس قرآن کے پڑھنے کا؟ ہوگا، پہلے تو دنیا میں ہوگا، آخرت میں تو بعد میں جا کے ہوگا. اور آخرت کا گھر تو ضرور انہی کے حق میں بہتر ہے. بڑا اچھا گھر ہے متقیوں کا، دائمی قیام کی جنتیں جن میں وہ داخل ہوں گے، نیچے نہریں بہ رہی ہوں گی. چلے تھوڑا سا امیجن تو کریں اپنے جنت کے گھر کو. چوز کریے کہاں لینا ہے، سی ویو لینا ہے آپ نے کہ آپ نے ماؤنٹین ویو لینا ہے؟ کیا اچھا لگتا ہے آپ کو؟ کس کو سمندر کے کنارے گھر لینا ہے، اور کس کو اونچی پہاڑی کے ٹاپ پہ لینا ہے؟ آپ سب کے لیے دعا کرتی ہیں، آپ کو جیسا گھر چاہیے اللہ آپ کو ویسا دے دے. اور ہمیں بلائیے گا ضرور، پھر ہم آپ کے لیے گفٹ لے کر آئیں گے آپ کا گھر دیکھنے. دنیا میں چھوٹا سا گھر ملتا ہے نا، بہانے بہانے لوگوں کو بلاتے ہیں، اصل میں وہ دکھانے صوفے کرسیاں میز ہوتے ہیں، نام کچھ اور رکھ لیتے ہیں، ہاؤس وارمنگ. جنت کے لیے بھی تو یہ چاہیے نا، اور صرف گھر نہیں، لہم فیہا ما یشاؤن، وہاں وہ سب کچھ ان کی خواہش کے مطابق ہوگا، وٹ ایور دے وانٹ. سچ بتائیں، جنہوں نے بھی دنیا میں گھر بنائے آج تک یا خریدے ہیں، کیا 110% گھر آپ کی پسند کا بن گیا جو آپ سوچتے تھے؟ جو امیجینیشن تھا اس سے خوبصورت محل بنایا مزدوروں نے؟ نہیں، کوئی نہ کوئی کمی تو رہتی ہے. لوگ کہتے ہیں اپنا گھر بنائیں گے نا ساری کمیاں دور ہوں گی، اپنا بھی بنا کے دیکھ لیا، کمیاں اس میں بھی رہ گئیں، کیونکہ یہ وعدہ جنت کے لیے ہے کہ وہاں سب کچھ تمہاری مرضی کا ہوگا. شرط ایک ہے، یہ دنیا رب کی مرضی کی، وہ آخرت آپ کی مرضی کی. چوز کر لیجئے، دو میں سے ایک چوز کر لیں، یا یہ دنیا چوز کر لیں یا وہ، اور آپ اللہ کی مرضی پہ یہ دنیا چھوڑ تو دیں، کیا خیال ہے اللہ آپ کو بیکار دنیا دے گا؟ دیکھیے آپ اس کو سمجھیے، یہ بڑا خوبصورت مضمون ہے. کبھی کوئی آپ کو کچھ دینا چاہتا ہے، کوئی بڑا، کوئی آپ سے پیار کرنے والا، وہ کہتا ہے پوچھو مانگو کیا مانگنا ہے. ایک کہتا ہے مجھے یہ 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 لے دیں، بچوں کو لے رہے ہیں، دو بچے ہیں، آپ کہتے ہیں بیٹا مانگو، ایک تو آپ سے فورا کہ آئی پیڈ لے دیں، آئی فون 6 سٹار لے دیں، آپ اس کو لے کے ختم کر دیں گے، دے دیں، اب اس نے مانگنا ہے دینا ہی پڑے گا. دوسرا بچہ بڑا ہمبل ہے، آپ بیٹا آپ کو کیا چاہیے اس پہ، ماما جو آپ چاہیں، بیٹا کچھ تو آپ کہیں نا، نہیں ماما جو آپ چاہیں مجھے وہ لے دیں. مجھے دل سے بتائیے کہ آپ پہلے کی فرمائش خوشی سے پوری کریں گی یا اس کے لیے سوچ میں پڑ جائیں گی؟ آپ کہیں گی اس نے میرے اوپر ڈال دیا، آپ چوز کیجئے. کبھی آپ کو کوئی کہتے ہیں اپنی پسند سے میرے لیے کچھ خرید دیں، تو جان پہ پڑ جاتی ہے، اپنے لیے لینا تو بڑا آسان ہے، دوسروں کے لیے لینا کوئی آسان ہے؟ ہائے وہ کہے گا آپ نے خود چوز کر کے دیے، کیسا دیے؟ آپ اللہ کو کہہ رہے ہیں اللہ جی آپ میرے لیے چوز کریں، تو کیا اللہ آپ کو کمزور دے گا؟ کیا آج تک اللہ نے آپ کو مجھے بیکار ردی چیزیں دی ہیں؟ سچ بتائیے، کیا بیکار کھا کے سوتے ہیں، چارہ کھا کے سوتے ہیں، کیا کوٹھریوں میں رہتے ہیں، ٹوٹی ہوئی چھتوں میں رہتے ہیں؟ تو جس رب نے بن مانگے اتنی پیاری دنیا دے دی ہے، تو کیا وہ آخرت اچھی نہیں دے گا؟ اس پہ ڈال دیں، اللہ دنیا بھی تو دے، جو دینا میں نہیں چوز کرتی، تو دے، جو دیا اس پہ خوش، جو نہیں دیا اس پہ بھی خوش، جو آگے دے گا اس پہ بھی خوش. کر کے تو دیکھیے، ایسے سرنڈر تو کریں، ایسے خود سپردگی کریں، اللہ کہتے وہاں آپ کی خواہشیں پوری ہو جائیں گی. یہ جزا دیتا ہے اللہ متقیوں کو، دعا کرے اللہ میں متقی بنا دے ان متقیوں کو، جن کی روحیں پاکیزگی کی حالت میں جب ملائکہ قبض کرتے ہیں تو کہتے ہیں سلام ہو تم پر، جاؤ جنت میں اپنے اعمال کے بدلے. مومن ساری زندگی تڑپتا رہتا ہے، بے چین، وہ کہتے ہیں نا قلب سلیم مثل سیماب، پارے کی طرح تڑپتا ہے، کبھی کڑتا ہے، کبھی جلتا ہے، کبھی روتا ہے، کبھی دوتا ہے، اور اس کی موت پہ پکار آتی ہے سلام علیکم. اب پیس فلو حدیث میں ہے مومن کے لیے موت آخری تکلیف ہے، اس کے بعد سلامتی، سکون، اطمینان، پیس، خوشی. تو کیا وہ موت خوبصورت ہے کہ جس کے بعد خوشیاں ہی خوشیاں ہوں، یا صرف اپنی مرضی کی دنیا گزار کر پھر موت کی سختیوں سے گزرنا اور اس کے بعد کی فکر لگ جائے؟ اللہ تعالیٰ ہماری آنکھیں کھول دے. اے محمد صلی اللہ علیہ وسلم، اب جو یہ لوگ انتظار کر رہے ہیں تو اس کے سوا اور کیا باقی رہ گیا ہے؟ یعنی اتنے سٹبن، ٹھیک تو کہنے کو دل نہیں چاہتا، لفظ ٹھیک ہی ہے، اتنے سٹبن، اتنے ضدی، کیا وقت رہ گیا؟ اب یہ کیوں نہیں مان رہے کہ کیا فرشتے ہی آ پہنچے؟ یہ کون سے فرشتے ہیں آپ کو پتا؟ موت کے فرشتے ہیں. یا تیرے رب کا فیصلہ صادر ہو جائے. اس طرح کی جھٹائی ان سے پہلے بہت سے لوگ کر چکے ہیں. پھر جو کچھ ان کے ساتھ ہوا وہ ان پر اللہ کا ظلم نہ تھا. یہ قوم سمود، قوم صالح، قوم عاد، قوم ساری قوموں پہ اللہ نے ظلم نہیں کیے تھے، بلکہ ان کا اپنا ظلم تھا جو انہوں نے خود اپنے اوپر کیا. ان کے کرتوتوں کی خرابیاں آخرکار ان کی دامنگیر ہوئیں اور وہی چیز ان پر مسلط کر دی گئی جس کا یہ مذاق اڑاتے تھے. یہ نوٹ کیجیے گا، مذاق اڑاتے تھے نبیوں کا، عذاب کا، وہی سب ہو گیا. وقال الذین اشرکوا لو شاء اللہ ما عبدنا، یہ بھی بڑا بڑا عذر ہے لوگوں کا گناہ کرنے کا. توجہ سے دیکھتے ہیں، یہ مشرکین کہتے ہیں اگر اللہ چاہتا تو نہ ہم اور نہ ہمارے باپ دادا اس کے سوا کسی اور کی عبادت کرتے، اور نہ اس کے حکم کے بغیر کسی چیز کو حرام ٹھہرا لیتے. ایسے ہی بہانے ان سے پہلے کے لوگ بھی بناتے رہے. تو کیا رسولوں پر صاف صاف بات پہنچا دینے کے سوا اور بھی کوئی ذمہ داری ہے؟ ہم نے ہر امت میں ایک رسول بھیج دیا اور اس کے ذریعے سے سب کو خبردار کر دیا. کیا کہنے؟ عبدوا اللہ، اللہ کی عبادت کرو، واجتنبوا الطاغوت، اور طاغوت کی بندگی سے بچو. اس کے بعد ان میں سے کسی نے اللہ کسی کو اللہ نے ہدایت بخشی اور کسی پر ضلالت مسلط ہو گئی. پھر ذرا زمین میں چل بھر کر دیکھ لو پھر ذرا زمین میں چل پھر کر دیکھ لو کہ جھٹلانے والوں کا کیا انجام ہو چکا ہے. اے محمد صلی اللہ علیہ وسلم، آپ چاہے ان کی ہدایت کے لیے کتنے ہی حریص ہو. نوٹ کریے، اللہ کے نبی حریص تھے کس چیز کے؟ کہ لوگ ہدایت پہ آ جائیں. اور یہ سچے دیندار کی تڑپ ہوتی ہے، اس کو کسی سے کوئی لینا دینا نہیں ہوتا، کوئی چڑ نہیں ہوتی، کچھ نہیں ہوتی، بس یہ حرص ہوتی ہے کہ جو چیز مجھے مل گئی اس کو بھی مل جائے. تو اللہ کہہ رہے ہیں نبی آپ بہت چاہتے ہیں، بڑی خواہش ہے، مگر جس کو اللہ بھٹکا دے، مگر اللہ جس کو بھٹکا دیتا ہے اسے پھر ہدایت نہیں دیتا. اور اس طرح کے لوگوں کی مدد کوئی نہیں کر سکتا. آپ نے ان کا جملہ سنا تھا کہ اگر اللہ نہ چاہتا تو ہم شرک نہ کرتے. آج بھی کچھ لوگ یہی کہتے ہیں، کہتے ہیں دیکھو نا اللہ روک لے ہمیں، ہم شراب پینے لگے اللہ روک لے. کیوں نہیں روکتا؟ جب چونکہ وہ روکتا نہیں تو پھر ہمیں کیوں گناہ؟ سنا ہوا آپ نے یہ مسئلہ؟ اصل میں تقدیر کی بات ہے، تو سمجھیے گا تھوڑا سا اس ایشو کو بھی. دو چیزیں ہیں تقدیر میں، ایک ہے کہ اللہ کی اجازت، اللہ کسی کام کے کرنے کی اجازت دے، اذن کہتے ہیں اس کو. ہر چیز دنیا میں اللہ کی اجازت سے ہی ہوتی ہے. دوسری چیز ہے اللہ کی رضا، کہ اللہ نے اجازت بھی دی اور اس پہ اللہ خوش بھی ہے. رضا کیا ہے؟ وہ کام جو ہم اچھے کرتے ہیں، اللہ ہمیں اجازت بھی دیتا ہے اور اس پہ خوش بھی ہوتا ہے. اذن کیا؟ خوش نہیں ہے لیکن کرتا ہے. مثال دیتی ہوں اللہ کے لیے کوئی مسئلہ مثال نہیں ہے، اللہ تعالیٰ کے لیے کوئی مثال نہیں، لیکن سمجھیے گا. ایک بادشاہ ہے، اپنے ملک میں باغ بنواتا ہے، ملیں لگواتا ہے، فیکٹریاں بنواتا ہے، باغ بنواتا ہے، بچوں کے اسکول بنواتا ہے، پھر ایک جیل بھی بنوا دیتا ہے. بادشاہ سلامت، یہ سب تو سمجھ آئے یہ اب جیل کیوں بنوا رہے ہیں، اتنا پیسہ لگ جائے گا. تو کہے گا دل تو نہیں چاہ رہا لیکن مجھے پتا ہے کچھ لوگ جرم کریں گے تو ان کو جیل میں ڈالنا نا. تو یہ جو سب کچھ بادشاہ نے بنایا نا، یہ اس کی رضا ہے، اور وہ جو چیز ہے وہ اس کی مشیت ہے. تو غلط کام میں اور آپ اپنی خوشی سے کرتے ہیں، بس اللہ نے اوکے کہہ دیا، جو کر لو پھر بھگتنا بعد میں. اب ایک اور مثال سے سمجھیے، چھوٹی سی مثال ہے، فائدہ دے گی. ایگزامینر، آپ امتحان دے رہے ہیں، بیچ میں ایگزامینر پھرتے ہیں، وہ کبھی کبھی کھڑے ہو کے دیکھ بھی لیتے ہیں آپ کیا لکھ رہے ہیں، فلاں کیا لکھ رہا ہے. اب ایک اسٹوڈنٹ ہے، وہ پورا 100% صحیح سوال کا جواب دے رہا ہے، وہ اس کو بھی دیکھ کے پڑھ رہا ہے. اور دوسرا گزرتے ہوئے دیکھا کہ وہ تو بیکار باتیں لکھ رہا ہے. تیسرے کو دیکھا وہ فلموں کی اسٹوری لکھ رہا ہے. چوتھا گانے لکھ رہا ہے. क्या वो एग्जामिनर जो वॉच कर रहा होता वो उसको चेंज करता, मना करता, क्या कहता करो कल रिजल्ट में लग बता देगा क्या लिखा है। अगर कोई एग्जामिनर किसी को कहे ये क्या लिख रहे हो, गलत लिख रहे हो, ठीक करो, तो चीटिंग हुई, नकल मरवाई। बस ये बात समझे, इस दुनिया में वी आर बीइंग वॉच्ड, अल्लाह ताला हमें वॉच कर रहे हैं, उसके फरिश्ते, वो खुद एक एक लम्हे देख रहे, वो खुद देख रहा होता है ये कर क्या रहे हैं। और मैं अक्सर सोचती हूँ जो गलत काम हम करते हैं उस वक्त अल्लाह और फरिश्ते क्या कहते होंगे हमें देखकर। आज खूब करो, मौज मस्ती, यू हैव विल पावर, कल लग बता जाएगा। अप्रूवल एक चीज होती है और परमिशन एक और चीज होती है। आप अप्रूव कर देते हैं कुछ चीजों का, क्या करें, लेकिन परमिशन कुछ और चीज होती है। अप्रूव तब करते हैं जब आपका दिल मानता है, और परमिशन बार दफा मजबूरी में देते हैं। तो अल्लाह ताला कहते हैं कि ऐसे लोगों को इनके हाल पे छोड़िए, इनकी बातें क्या है, वक्समु बिल्लाहि जहदा ईमानिहिम, ये लोग अल्लाह के नाम पर बड़ी बड़ी कस्में खाते हैं और कहते हैं अल्लाह किसी मरने वाले को फिर से जिंदा करके ना उठाएगा। उठाएगा क्यों नहीं, ये तो एक वादा है जिसे पूरा करना इसने अपने ऊपर वाजिब कर लिया, मगर अक्सर लोग नहीं जानते, मगर अक्सर लोग नहीं जानते। और ऐसा होना इसलिए जरूरी है कि अल्लाह इनके सामने इस हकीकत को खोल दे जिसके बारे में ये इख्तलाफ कर रहे हैं, और मुनकरीन हक को मालूम हो जाए कि वो झूठे थे। रहा इसका इम्कान तो हमें किसी चीज को वजूद में लाने के लिए, किसी काम को करने के लिए इससे ज्यादा और नहीं कहना पड़ता कि हम उसको कहते हैं कि हो जा और बस वो काम हो जाता है। इजारत ना हो अन्नकुन फयकुन, इससे ज्यादा कुछ नहीं करना होता कि इसे हुक्म दे हो जा और वो हो जाती है। ये अल्लाह की पावर। आप क्या कहते हैं, रिमोट कंट्रोल। आप कहते हैं टच सिस्टम। अल्लाह को ना रिमोट की जरूरत ना टच की सिस्टम। कुन, डू, डन, हो गया, सब कुछ इसी तरह हुआ। कितनी बड़ी कुदरत है वो। दुनिया में कोई ऐसा हो तो हम कहते हैं कितने मजे हैं, बटन दबाती हैं काम हो जाता है, टच करते हैं काम हो जाता है। तो अल्लाह से भी तो कभी इंप्रेस हुआ करो, वो भी तो इतने बड़े बड़े काम इस दुनिया में कर कर आ रहा है। लेकिन याद रखिए, लोगों को मुश्किल लगता है, इसलिए अब अगली आयत बड़ी खूबसूरत है कि जब अल्लाह ताला की बात लोगों को समझ आ जाती है तो उसके बाद फिर क्या होता है, कुछ तो छोड़ना पड़ता है, उसी का तस्करा है। वल्लज़ीन हाजरू फिल्ला, वो लोग जिनको अल्लाह के रास्ते में हिजरत करनी पड़ी, मिन बादी मा ज़ुलिमो, उस जुल्म को सहने के बाद जो उन पे किया गया, इनको हम दुनिया में ही अच्छा ठिकाना देंगे और आखिरत का अजर तो बहुत बड़ा है। काश जान लें वो मजलूम जिन्होंने सब्र किया है और जो अपने रब के भरोसे पर काम कर रहे हैं कि कैसा अच्छा इंजाम इनका मुंतजर है। जो ही लफ्ज हिजरत आता है तो हमारे दिल में जमीन के टुकड़े आ जाते हैं, मक्का से मदीना नहीं। हर हिजरत जमीनी हिजरत नहीं होती, कुछ हिजरतें आदतों की होती हैं, कुछ हाल खुलियों की होती हैं, कभी अल्लाह की मर्जी पे कुछ छोड़ना पड़ता है। याद रखिए, हर हिजरत का आगाज बड़ा मुश्किल होता है, आपको अपना गेटअप चेंज करना पड़ता है। आप कहते हैं समझ आ गई कि अल्लाह को क्या हाल हुलिया चाहिए, आप अपना आप बदलते हैं, कई दिन तक आईने में आपका अपना चेहरा नहीं नजर आता, अजनबियत लगती है। जैसे आप चाहे बहुत खूबसूरत घर में भी जा रहे हो ना, लेकिन जब मूव हो रहे होते हैं ना, शिफ्टिंग के दिन, सब चीजें तलपट। तो जब नया नया दीन जिंदगी में आए, और जिसकी भी जिंदगी में आ रहा है, वो तो पहले बात है खुद को कुछ मुबारक दे और दूसरे भी उनको सहूलत दें। अभी टाइम लगेगा, अभी वक्त लगेगा, चलते जाएंगे चलते जाएंगे, ये बड़े बड़े काम करेंगे, आपको क्या पता। जर्नी ऑफ 1000 माइल स्टार्ट विद फर्स्ट स्टेप। तो लोगों को ये आयतें तसल्ली दे रही हैं कि छोड़ो तो सही, गीबत छोड़ो, आदत थी ना गिबतें करने की, हिजरत करो गीबत से। बहुत दफा तुम्हें लगेगा कि कुछ बोलूं बोलूं, बस सब्र करो, इसी का जरा ये है सब्र गुनाह से रुकने का, फिर आप देखेंगे कि आदत हो जाएगी। फिर ऐसा ऐसे लगता है कि कभी हम वैसे भी थे। एक सिस्टर की मुझे बात याद आती, कहती मैं ऐसी आजाद ख्याल थी कि घर से निकलकर जहाज में बैठकर मुझे अगर ऑस्ट्रेलिया भी जाना पड़े तो मैं उसके लिए तैयार थी, मैं इतनी बोल्ड थी। ना माँ से अनमैरिड बच्ची थी जब दीन पे नहीं थी, तब उसने बाद में ये अपनी बात मेरे से शेयर की थी। रात को बैठे बैठे दोस्तों के साथ चलो लंदन चलते हैं, जहाज में बैठे गाड़ी में गए, चले इधर जा, चलो स्वीडन चलते हैं, चलो खाना खाने जाते हैं। कहते हम यूं जाती थी जैसे लड़के जाते हैं, कभी ये भी नहीं देखते थे कि हमने इस वक्त पहना क्या हुआ, हम लग क्या रहे हैं। तो अब ये हाल हो गया कि मुझे यहाँ से घर जाते हुए भी दिल करता कोई साथ ले जाए। तो मुझे कहने लगे ऐसा क्यों है, ये सब उसका क्वेश्चन था जो शायद उसके लिए फायदा मंद हो जाए आपकी तरह। कहने लगे ऐसा क्यों है, पहले मैं बोल्ड थी, अब मैं बुजदिल की होती जा रही हूँ, मैंने पर्दा भी कर लिया, तो मैं कि डरपोक हो गई हूँ। तो मैंने उसको दो जुमलों में बात समझाई थी कि बेटा जो चीज कीमती होती है ना उसका डर होता है कि गुमे ना। पहले आप कीमती नहीं थी, जिसने आपको देखा जिधर लगाई लग पड़ी, तो आप जहां मर्जी जाने रात को भी उठ जाए आप विश्व के, अब कीमती हो गई है। अब आपको अपनी इज्जत प्यारी है, आपको माँ बाप की इज्जत प्यारी है, आपको अपना ईमान प्यारा है। तो याद रखिए ये बोल्ड होना नहीं होता, ये बेकार होना होता है। जब आपकी वर्थ ही कोई नहीं तो आप उसको क्यों संभालें। तो सब्र करना पड़ेगा अल्लाह के रास्तों में, फिर अंजाम बड़ा खूबसूरत है। और कुछ भी नहीं लेता अल्लाह आपका, और आपको कीमती करता है। एक है प्रोटेक्शन और एक है प्रिजन। किसी को आप किसी जगह बंद कर दें, अगर वो क्रिमिनल है ना तो कहेगा मुझे प्रिजन में डाल दिया, जेल में डाल दिया, और अगर वो कीमती है तो कहेगा मेरी प्रोटेक्शन के लिए मुझे घर में बंद कर दिया। अगर आप खुद को क्रिमिनल समझ रहे हैं तो इस्लाम आपको प्रिजन लगेगा, कैद लगेगा, और अगर आप खुद को जेम्स एंड ज्यूल समझते हैं तो आप अपने आप को प्रेशियस समझेंगे। आप कहेंगे इस्लाम मेरी इज्जत करता, इस्लाम मेरी हिफाजत करता। सोच फर्क कर लीजिए, फिर आप देखिए आपको अपने से कितना प्यार होगा, और अल्लाह से भी और अल्लाह की किताब से भी। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने आपसे पहले भी जब कभी रसूल भेजे आदमी ही भेजे जिनकी तरफ हम अपने पैगाम वही किया करते थे। अहले जिक्र से पूछ लो अगर तुम लोग नहीं जानते, पिछले रसूलों को भी हमने रोशन निशानियां और किताबें देकर भेजा था। अब ये जिक्र तुम पर नाजिल किया गया ताकि तुम लोगों के सामने इस तालीम की तशरीफ और तौजीह करते जाओ जो इनके लिए उतारी गई है। हाईलाइट करिएगा, अल्लाह के नबी कुरान को कैसे पेश कर रहे हैं लोगों के सामने, खोल खोल के तशरीह तफसीर वजाहत। तो क्या पता चला कि ये कुरान सुनने वाली चीज है, समझने वाली चीज है। सिर्फ आपने लोगों को आयतों का इल्म नहीं दिया, हिफ्ज़ नहीं करवाई सिर्फ आयतें, बल्कि इस पे गौर व फिक्र भी करवाया। वला अल्लाहुम यतफक्करून, और ताकि ये खुद भी गौर व फिक्र करें। अल्लाह ताला मुझे आपको इस पे गौर व फिक्र करने वाला बना दे। अब थोड़े से डरावे हैं, अफामिन अल्लज़ीना मकरु सय्यिआति यख्सिफुल्लाहु बिहिमुल अर्दा। फिर क्या वो लोग जो दावते पैगंबर की मुखालफत में बदतर से बदतर चालें चल रहे हैं इस बात से बिल्कुल बेखौफ हो गए कि अल्लाह ताला इनको जमीन में धसा दे या ऐसे गोशे से इन पर अजाब आ जाए जहां इनका गुमान भी ना जाता हो। सोचिए कभी भी को गुनाह की महफिल बरपा हो तो इस आयत को याद करें, मिन हई सुला यशरून। एक क्लिप है हमारे पास कहीं भी, हकीकतुल्ला ख्याल नाम की एक वीडियो है, किसी अरब मुल्क की बनी हुई है, और एक क्लब है और उसका सीन है, शादी का कोई मौका है और लोग जो है वो उछल रहे हैं, कूद रहे हैं, डांसिंग मिक्सिंग सब कुछ जो कुछ भी होता है। इतने में जमीन फटती है और वो पूरे ये जो डांसिंग रॉक होता है ना जो भी डांस, उसमें अंदर जाते हुए दिख रहे हैं, पूरी लाइव उसकी वीडियो बनी हुई है। तो गुनाह करना है तो उस जमीन पे जाके करो जो रब की ना हो। अल्लाह ताला कहते हैं तुम्हें खौफ नहीं आता, फिर ऐसी जगह से पकड़ दो जिसका गुमान तक ना हो। फिर ऐसी ऐसी बातें बन जाती हैं, घर टूट जाते हैं, शादी मंगनी ब्याह पार्टी से होकर आए, बाद में ऐसी बीमारी आ गई, डॉक्टर कहते हैं समझ नहीं आ रहा आपको हो क्या गया। ये है ला यशरून, अल्लाह के पकड़ने के ढब बड़े निराले हैं। दुआ करिए अल्लाह हमें हमारी खराबियों पर ना पकड़े और हमारी सलाह कर दे, या फिर अचानक चलते फिरते इनको पकड़ ले दुनिया के कामों में, अचानक अल्लाह ताला दबोच ले, या ऐसी हालत में इनको पकड़े जबकि इन्हें खुद आने वाली मुसीबत का खटका लगा हो और वो इससे बचने की फिक्र में चुकन्ने हो, वो जो कुछ भी करना चाहे ये लोग इसको आजिज करने की ताकत नहीं रखते। हकीकत है कि तुम्हारा रब बड़ा ही नरम हुआ रहीम है, कैसा प्यार करता है, गुनाहों के बावजूद भी हमें नहीं पकड़ता। फिर लोग कहते पता नहीं क्या हुआ, किसी की नजर लग गई है लगता है। अच्छा कभी को पकड़ आ भी गए ना, मैं जैसे कुछ लोगों के जुमले याद आ रहे हैं, खुशी के मौके पे आपे से बाहर हो गए, फिर बाद में इतनी बड़ी बीमारी आई, इतनी तकलीफ आई, तो क्या कहते हैं ये नजर लग गई है, हसद किया किसी ने हमसे। कभी शैतान उस तरफ नहीं नजर डालने देगा जो हम अल्लाह की नाफरमानी करते हैं। और क्या ये लोग अल्लाह की पैदा की हुई किसी चीज को भी नहीं देखते कि इसका साया किस तरह अल्लाह के हजूर सजदा करते हुए दाएं और बाएं गिरता है, سب کے سب اس طرح اظہار عشق کر رہے ہیں. زمین اور آسمانوں میں جس قدر جاندار مخلوقات اور جتنے ملائکہ ہیں سب اللہ کے آگے سر پر سجود ہیں. کعبہ کا منظر ذہن میں لائیے, جب سب سجدے میں جاتے ہیں کیا فیلنگ آتی ہے. ایسے دائرے بنتے ہیں, اب اسی کو بڑا کریں, فرشتے مخلوقات سب اللہ کے آگے ہیں اور وہ ہرگز سرکشی نہیں کرتے. میں اور آپ کیوں کرتے ہیں؟ حال کہ ان کا یخافون ربہم من فوقہم ویفعلون ما یؤمرون, اپنے رب سے جو ان کے اوپر ہے ڈرتے ہیں اور جو کچھ حکم دیا جاتا ہے اسی کے مطابق کام کرتے ہیں. اتنے عاجز ہیں اتنے بڑے بڑے کام کرنے کے باوجود. اللہ مجھے آپ کو بھی عاجزی دے دے. اللہ کا فرمان ہے کہ دو خدا نہ بناؤ, خدا تو بس ایک ہی ہے, بس تم مجھ سے ڈرو اور اسی کا ہے وہ سب کچھ آسمانوں میں ہے اور زمین میں, اور خالصاً اسی کا دین ساری کائنات میں چل رہا ہے. پھر کیا اللہ کو چھوڑ کر تم کسی اور کا تقوی اختیار کرو گے؟ ہے کوئی اور ذات جس سے ہم اللہ سے زیادہ ڈر سکیں؟ تم کو جو نعمت بھی حاصل ہے, 3 سیکنڈ سوچئے ذرا اپنی نعمتوں کو, گاڑی, گھر, بنگلہ, جوتی, کپڑے, سب اللہ کی طرف سے ہے, کوئی اور ڈونر نہیں ہے, وہ دینے والا ہے. پھر جب کوئی سخت وقت تم پر آ پڑتا ہے تو تم لوگ خود اپنی ہی فریادیں لے کر اسی کی طرف دوڑتے ہو, مگر جب اللہ اس وقت کو ٹال دیتا ہے تو یکایک تم میں سے ایک گروہ اپنے رب کے ساتھ دوسروں کو اس مہربانی کے شکریہ میں شریک کرنے لگتا ہے. وہ کیفیت جو میت والے گھر میں ہوتی ہے وہ ایک ہفتے بعد رہتی ہے؟ نہیں رہتی. کیوں کرتا ہے انسان ایسا؟ لیکفروا بما آتیناہم, تاکہ اللہ کے احسان کی نہ شکری کرے. اچھا مزے کر لو, ان قریب تم کو معلوم ہو جائے گا. موج کر لو, دل بدل جاتا ہے. غم کا وقت ایسا ہوتا ہے کہ بس سب چھوڑ دے, بس سیدھے سیدھے چلے. دوسرا دن تھوڑا سا بہتری, تیسرا دن اور چوتھے دن تو ہم پھر دنیا میں کھو جاتے ہیں. لوگ جن کی حقیقت سے واقف نہیں, ان کے حصے ہمارے دیے ہوئے رزق میں سے مقرر کرتے.
جهد أيمانهم لا يبعث الله
کتنا سکون ملتا ہے قرآن سن کر. اللہ تعالیٰ ہمیں رمضان کے بعد بھی اس کو اسی طرح سے سننے والا بنا دے. آئیے شروع کرتے ہیں آیت نمبر, چلیے آیت 56 سے. وَيَجْعَلُونَ لِمَا لَا يَعْلَمُونَ نَصِيبًا مِمَّا رَزَقْنَاهُمْ, یہ لوگ جن کی حقیقت سے واقف نہیں ہے ان کے حصے ہمارے دیے ہوئے رزق میں سے مقرر کرتے ہیں. اللہ کی قسم ضرور تم سے پوچھا جائے گا کہ یہ جھوٹ تم نے کیسے کھٹ لیے تھے. یہ اللہ کی بیٹیاں تجویز کرتے ہیں, سبحان اللہ, اور ان کے لیے وہ جو یہ چاہے, یعنی اللہ کو بیٹیاں دیتے ہیں اور خود اپنے لیے بیٹے پسند کرتے ہیں. جب ان میں سے کسی کو بیٹی کے پیدا ہونے کی خوشخبری دی جاتی ہے تو ان کے چہرے پر سیاہی چھا جاتی ہے اور وہ بس خون کا سا گھونٹ پی کر رہ جاتا ہے, لوگوں سے چھپتا پھرتا ہے. اس بری خبر کے بعد آخر کیا منہ دکھائے؟ ایمسکہ علیہ ہونن, کیا وہ اس کو کیا منہ دکھائے؟ سوچتا ہے کہ ذلت کے ساتھ بیٹی کو لیے رکھے یا مٹی میں دبا دے. دیکھو کیسے برے حکم ہیں جو یہ اللہ کے بارے میں لگاتے ہیں. بری صفات سے متصف کیے جانے کے لائق تو وہ لوگ ہیں جو آخرت کا یقین نہیں رکھتے. اب دیکھیں یہاں کتنی واضح آیات ہیں, آگے بھی آئیں گی سورہ زخرف میں. مکہ والے بیٹیوں کو ذبح کر دیتے تھے, پیدا ہوتے ہی مار دیتے تھے, کچھ مہینے کا ہونے پہ کبھی مارتے تھے. اسلام نے عورتوں کو جو سب سے بڑا حق دیا وہ تو جینے کا حق دیا ہے. بعض عورتیں بہت ہی زیادہ اپنے حقوق کی محافظ ہوتی ہیں, کہتی ہیں اسلام نے ہمیں دیا کیا, کیا دیا آپ کو؟ جینے کا حق دیا. اللہ تعالیٰ ہمیں بچیوں کی بیٹیوں کی حفاظت کی توفیق عطا فرمائے. حقیقت ہے کہ جس طرح بیٹی سوچ سکتی ہے شاید ہر بیٹا ویسے نہ سوچ سکتا ہو. کوئی حتمی بات ہم نہیں کہہ سکتے, لیکن کبھی بیٹی کو برا نہ سمجھیں. آپ بھی تو کسی کی بیٹی ہیں نا, اور جو ساسیں اپنی بہوؤں کو بیٹیاں پیدا ہونے پہ ڈانٹتی ہیں تو وہ سوچیں کہ وہ خود بھی تو عورت ہے. جب ایک عورت عورت کے ساتھ ایسا معاملہ کرے تو باقی کیا ہوگا. آج سائنس نے یہ بات پروف کر دی کہ بیٹا ہوگا کہ بیٹی, یہ شوہر کی طرف سے ڈیسائڈیڈ ہے, یہ اللہ کے حکم سے مرد کی طرف سے ڈیسائیڈ کیا جاتا ہے, عورت کا جینڈر میں کوئی تعلق نہیں ہے. لیکن آپ دیکھیے کہ نا سمجھ لوگ اس پہ طلاقیں تک دیتے ہیں, طلاق کی دھمکیاں دیتے ہیں, پھر بیٹی ہوئی تو طلاق دیں گے. تو اللہ تعالیٰ سے دعا ہے کہ جہالت کے پردے دور کر دے. فرمایا ایسے لوگ کیا ہیں, دیکھو کیسے برے حکم ہے جو اللہ کے سامنے اللہ کے بارے میں لگاتے ہیں. بری صفات سے متصف کیے جانے کے لائق تو وہ لوگ ہیں جو آخرت کا یقین نہیں رکھتے. رہا اللہ, تو ان کے لیے اس کے لیے سب سے برتر صفات ہیں, وہی تو سب پر غالب اور حکمت میں کامل ہے. اور اگر کہیں اللہ لوگوں کو ان کی زیادتی پر فوراً پکڑ لیتا تو روئے زمین پر کوئی متنفس نہ رہتا. سچ, یہ آج جو انسان جی رہے ہیں نا گناہوں کے باوجود, یہ اللہ کا علم ہے. ادھر گناہ کیا ادھر اللہ پکڑ لیتا, جھوٹ بولا زبان کٹ گئی, غیبت سنی کان کٹ گئے, خون نکلنے لگ گیا. لیکن اللہ ایسا نہیں کرتا, مہلت دیتا ہے. لیکن وہ سب کو ایک وقت مقرر تک مہلت دیتا ہے, پھر جب وہ وقت آ جاتا ہے تو اس میں سے ایک گھڑی بھر بھی آگے پیچھے نہیں ہو سکتا. آج یہ لوگ وہ چیزیں اللہ کے لیے تجویز کر رہے ہیں جو خود اپنے لیے ناپسند ہیں. وہی بات بیٹی کی, کس طرح سے ایسی باتیں کرتے ہیں. وتصف السنتهم الكذب, اور ایسی باتیں ان کی اور جھوٹ کہتی ہیں ان کی زبانیں کہ ان کے لیے بھلا ہی بھلا ہے, ان کے لیے تو ایک ہی چیز ہے اور وہ ہے دوزخ, ضرور یہ سب سے پہلے اس میں پہنچائے جائیں گے. یعنی کہتے ہیں جب دنیا میں ہمیں اتنا کچھ مل گیا نا, دیکھنا آخرت میں بھی مل جائے گا. اللہ تعالیٰ کہتے ہیں اپنے بارے میں خود ہی خوش فہمیوں کا شکار ہیں. اصل بات کیا ہے کہ وما انزلنا علیک الکتاب الا, اور اے محمد صلی اللہ علیہ وسلم آپ سے پہلے بھی بہت سی قوموں کی طرف ہم رسول بھیج چکے ہیں, اور پہلے بھی یہی ہوتا رہا کہ شیطان نے ان کے برے کرتوت ان کو خوش نما بنا کر دکھائے اور رسولوں کی بات انہوں نے مان کر نہ دی. وہی شیطان آج ان لوگوں کا بھی سرپرست بنا ہوا ہے اور یہ دردناک سزا کے مستحق بن کر رہے. ہم نے یہ کتاب تم پر اس لیے نازل کی, دیکھیے گا ذرا کتاب کے نزول کا مقصد, کہ تمہیں اختلافات کی حقیقت ان پر کھول دو جن میں یہ پڑے ہوئے ہیں. یہ کتاب رہنمائی اور رحمت بن کر اتری ہے ان لوگوں کے لیے جو اسے مان لیں. ذرا غور کریں اس پہ, میں کچھ نہ بولوں, آپ سوچئے یہ آیت آپ سے کیا تقاضا کرتی ہے. تم ہر برسات میں دیکھتے ہو کہ اللہ نے آسمان سے پانی برسایا اور جگہ جگہ مردہ پڑی ہوئی زمین میں اس کی بدولت جان ڈال دی. یقیناً اس میں ایک نشانی ہے, کس کے لیے؟ لقومی یسمعون, سننے والی قوم کے لیے. کیا نشانی ہے؟ آپ بھی تو سن رہے ہیں کہ جیسے مردہ زمین بارش کے پانی سے ہری ہوتی ہے نا, اس طرح سے مردہ دل قرآن کے اس پانی سے ہرے ہو رہے ہیں. ہو رہے ہیں نا؟ الحمدللہ الحمدللہ. اللہ تعالیٰ فصلیں بھی لگوا دے، پھل بھی پائے۔ دیکھیے ہم انسپائر ہو جاتے ہیں قرآن سن کر، لیکن جب تک ہم اس پہ فارم نہیں رہیں گے، پسینہ نہیں بہائیں گے، یہ جذبے تھوڑے دن میں چلے جائیں گے۔ بارش ہو رہی ہوتی ہے ایسا لگتا ہے ہر طرف جل تھل ہو گیا، پانی پانی۔ اگر مزید بارش نہ ہو، 4-6 دن کی دھوپ پڑے، پھر ٹھیکری کی طرح زمین سخت ہو جاتی ہے۔ اس وقت دلوں کی مٹی نرم ہے، باندھ لیں کسی جگہ اپنے آپ کو، خواہش کر لیں، ارادہ کر لیں، نیت کر لیں، کسی کو کہہ دیں مجھے پکڑ کے باندھ لو، کیونکہ رمضان کے بعد فوراً دل ایسا نہیں رہے گا۔ یہ سچ بات ہے، آپ کو میں تجربے کی بات بتا رہی ہوں۔ دل بڑی جلدی سخت ہو جاتے ہیں، بلکہ اور ہی سخت ہوتے ہیں، کہ اب تو ایک دفعہ قرآن پڑھ لیا، اب اور کوئی ضروری ہے دوبارہ پڑھیں، اور ضروری ہے حدیث بھی پڑھیں، اب ضروری ہے ہم سیرت بھی پڑھیں۔ تو اس وقت کہیں ایسی جگہ باندھ دیں اپنے آپ کو کہ بس اللہ تعالیٰ پھر آپ کو مجھے اس کتاب کے ساتھ جوڑے ہی رکھے۔ اب اس کے بعد کائنات کے کچھ استاد، آپ کہتے ہیں آپ نے کس سے سیکھا؟ ہم کہتے ہیں ہم تو مکھی سے بھی سیکھتے ہیں، ہم تو گائے بھینسوں سے بھی سیکھیں گے۔ اب ایک ایسا منظر جو شاید آپ نے، میں نے کبھی قرآن نہ پڑھا ہوتا تو اس طرح کبھی نہ سوچتے، جس کا ذکر آ رہا ہے، آئیے سنتے ہیں۔ اور تمہارے مویشیوں میں بھی ایک سبق موجود ہے۔ مویشی کون؟ کیٹلز۔ کیٹلز کون ہوتے ہیں؟ جو دودھ دیتے ہیں۔ ان کے پیٹ سے گوبر اور خون کے درمیان ایک چیز تمہیں پلاتے ہیں، یعنی خالص دودھ، جو پینے والوں کے لیے نہایت خوشگوار ہے۔ کبھی پیا دودھ؟ دیکھا ہے کبھی کہاں سے آتا ہے؟ آپ کہیں گے کھیوی سے، کوئی کہے گا فیسٹا سے، والمارٹ سے۔ دودھ بھینس کے پیٹ سے آتا ہے۔ آپ کو سورت مومنون میں دکھائیں گے بھینس کی تصویر، کیونکہ آج کچھ اور دکھائیں گے۔ آپ پتہ ہے کہ بھینس کے پیٹ کے اندر بھی اللہ نے 4 خانے رکھے ہوتے ہیں، کیسے ادھر سے ادھر سے ادھر سے ادھر ہوتے ہوئے دودھ آپ کے پاس آتا ہے؟ کیا بھینس کے اندر خون کی نالیاں ہوتی ہیں، پیشاب کی نالیاں ہوتی ہیں؟ کبھی دودھ میں سے پیشاب کی سمیل آئی؟ کبھی خون کا رنگ ملا؟ یہ ہے مالک، جمال بھی اور کمال بھی ہے۔ ہمارے ہاتھوں میں آ جائے توڑے، باہر پڑا رہے خراب ہو جائے گا، بوٹل کا ڈھکن کھلا رہ گیا خراب ہو گیا، بھینس کے پیٹ میں تو خراب نہیں ہوتا۔ یہ رب آپ کو یہ دین دے رہا ہے، یہ دودھ آپ پتہ علم ہوتا ہے۔ خواب میں اگر آپ دودھ پیئے نا تو آپ نے علم لیا، خوش ہو جائے، خواب کی تعبیر آ گئی۔ ریئلی دودھ میں، یہ حدیث میں اس لیے میں نے بتایا، میں اتنی ضرورت نہیں کر سکتی۔ اللہ تعالیٰ ہمیں واقعی علم کا دودھ پلا دے۔ اسی طرح کھجور کے درخت اور انگور کی بیلوں میں سے بھی ہم تمہیں ایک چیز پلاتے ہیں، وہ کیا ہوتی ہے؟ انگور اور کھجور سے کیا بناتے تھے وہ لوگ؟ جسے تم کیا کرتے ہو؟ نشاور چیز بناتے ہو، اور اس کے پاک بھی۔ اس کو ہائی لائٹ کریں، ترتیب نزول کے اعتبار سے یہ پہلی آیت تھی جس میں لوگوں کو سوچ دی گئی کہ شراب حرام ہونے والی ہے، کیونکہ شراب کے ساتھ الگ کہہ دیا ورزقن حسنا، تو شراب رزق حسن نہیں ہے۔ ان فی ذلک لآیات لقوم یعقلون، یقیناً اس میں بھی ایک نشانی ہے عقل سے کام لینے والوں کے لیے۔ وہا ربک الی النحل، آگے صورت نحل کی وجہ شہد کی مکھی، اور دیکھو تمہارے رب نے شہد کی مکھی پر یہ بات وہی کر دی کہ پہاڑوں میں اور درختوں میں اور چھتوں پہ، یعنی جہاں بھی ذرا سی جگہ بنی جہاں پہ تھوڑا سا سہارا لیا جا سکے، اور ومما یعرشون، اور چھتوں پر چڑھائی ہوئی بیلوں میں اور اپنے چھتے بناؤ، اور ہر طرح کے پھلوں کا رس چوسو، اور اپنے رب کی ہموار کی ہوئی راہوں پر چلتی جا۔ اس مکھی کے اندر سے رنگ برنگ کا ایک شربت نکلتا ہے جس میں شفا ہے لوگوں کے لیے، یعنی شہد۔ یقیناً اس میں بھی ایک نشانی ہے ان لوگوں کے لیے جو غور و فکر کرتے ہیں، غور و فکر کرنا چاہتے ہیں۔ پہلے تو آپ دیکھیے کہ شہد کی مکھی کی بات قرآن میں آ گئی، یہ کیا بات ہے؟ اس لیے کہ شہد میں شفا ہے۔ حدیث میں آتا ہے دو چیزوں میں شفا ہے، شہد اور قرآن۔ شہد کہاں سے ملا؟ شہد کی مکھی سے۔ کیسے ہوتا ہے؟ اس کا طریقہ دیکھیں کہ شہد کی مکھی کتنا چلتی ہے۔ 1 پاؤنڈ شہد، 1/2 کلو ہوتا ہے نا 1 پاؤنڈ، 1 پاؤنڈ شہد بنانے کے لیے شہد کی مکھی کو 20 لاکھ پھولوں کا رس چوسنا ہوتا ہے، ادھر ادھر سے 30 لاکھ اڑانے، یعنی اس کی جو آپ کہنا چاہیے کہ ٹریول میں جرنی، 30 لاکھ اڑانوں میں 55,000 میل کا سفر طے کرتی ہے۔ پولن کھاتی ہے پھول کے اوپر، جو وہ چھوٹے چھوٹے پولنز ہوتے ہیں، میل کچھ نہیں کرتا، ہوش ہو جائے، اس کا کام صرف فرٹیلائزیشن ہے، دیٹس اٹ۔ سب کام فی ویل مکھی کرتی ہے، ساری اس کا سوئی کے سرے کے برابر بھی نہیں ہوتا۔ किनारों से छत्ता बनाना शुरू करती है, जैसे वो कुरेशिया बुनते हुए आप बीच में आते हैं ना, इस तरह से अंदर आती है। और इसके जो खाने होते हैं ना, हेक्सागोनल होते हैं, 6 कॉर्नर्स होते हैं। किसी चीज को स्टोर करना हो तो ये बेस्ट पैकेजिंग स्ट्रेटेजी होती है। और शहद की मक्खियां काम बांट लेती हैं। एक क्वीन मक्खी होती है जो ऑर्डर देती है, लीडर है इनकी, बाकी सब वर्कर्स होती हैं जो काम करती हैं। सबको मुख्तलिफ काम दिए गए। कुछ मक्खियां शहद के अंदर कतरे डालती हैं, कुछ उसके ऊपर मोम डालती हैं, कुछ परों से पंखा झल के शहद को ठंडा करती हैं, और कुछ ऊपर वैक्स लगाती जाती हैं। बेस्ट टीम वर्क। देखना चाहते हैं इसको? और आप दिखाना चाह रहे हैं? जी जल्दी से प्ले कीजिए, देखिएगा शहद की मक्खी शहद कैसे बनाती है। तो आप भी जरा अपने लिए खुश हो जाएं कि औरतें ही ज्यादा काम करेंगी। आप देखिए, चींटी हो, मक्खी हो, शहद की मक्खी हो, सब फीमेल्स ही ज्यादा प्रोडक्टिव होती हैं। तो माशाल्लाह आपने ही नई नस्लें तैयार करनी है। मर्द तो कमा रहे हैं, अल्लाह उनको जिंदगियां दे, हलाल कमाते रहे। शुरू कर दें, थोड़ी लाइट्स बंद करें। आज बिल्कुल पढ़ लेंगे, आवाज आज क्लियर नहीं है आप लोगों की। अब देखिए कि अल्लाह की कुदरत है ना, शहद की कितनी खूबियां हैं। पुराना नहीं होता, खुद भी प्रिजर्व रहता है, दूसरों को भी करता है। तो किसने इसको सिखाया, और इस मक्खी के अंदर अकल किसने डाली? अल्लाह ने। तो जब उसका इतना सा दिमाग है और वो इतना कुछ करती है, तो मेरा आपका दिमाग तो उससे बहुत बड़ा है। अल्लाह ताला से दुआ है कि हम भी कायन इंसानियत के लिए इसी तरह नफा मंद बन जाए। इसके बाद फरमाया उन्हीं की कुछ और बातों को, वल्लाहु खलकुकुम सुम्मा यतवफ्फाकुम, और देखो अल्लाह ने तुमको पैदा किया, फिर तुमको मौत देता है, और तुम में से कोई बदतरीन उम्र को पहुंच जाता है, अर्जल उम्र, एजिंग। किस तरह से इंसान वक्त के साथ बूढ़ा हो जाता है, उसको खुद भी नहीं अंदाजा होता। आहिस्ता आहिस्ता झुर्रियां पड़ती जाती हैं, बाल सफेद हो जाते हैं, और एक ऐसी उम्र आ जाती है जिसके बारे में फरमाया, ऐसी उम्र में पहुंचा दिया जाता है ताकि सब कुछ जानने के बाद फिर कुछ ना जाने, फिर बूढ़ा बन जाता है। कहते बूढ़ा बच्चा एक बराबर। अब देखिए, बच्चे खिलौनों से खेलते हैं, बाज बूढ़े भी खिलौनों से खेलते हैं, बच्चे दूध पीते हैं, बाज बूढ़े भी बेचारे आखिरी उम्र में फिर सिर्फ लिक्वर्स पे आ जाते हैं, उनको भी कुछ समझ नहीं होती, बात को बार बार दोहराते हैं, बूढ़े भी बार बार ऐसे दोहराते हैं। हम सबके साथ भी यही होगा अगर हम भी बूढ़े हो गए तो। हक यह कि अल्लाह ही इल्म में भी कामिल है और कुदरत में भी, तो अपनी नेमतों पे फख्र नहीं करो, आज हैं कल नहीं रहेंगी ये नेमतें तुम्हारे पास। और देखो अल्लाह ने तुम में से बास को बास पर इसमें फजीलत अता की, फिर जिन लोगों को ये फजीलत दी गई वो ऐसे नहीं है कि अपना रिस्क अपने गुलामों की तरफ फेर दिया करते हो ताकि दोनों इस रिस्क में बराबर के हिस्सेदार बन जाएं, तो क्या अल्लाह ही एहसान मानने, तो अल्लाह ही का एहसान मानने से लोगों को इनकार है? यानी कोई ये करता है कि अपनी बैंक की मनी आधी अपनी मुलाजिम को दे दे, तो चलो इसके पास भी उतना ही हो जाए जितना मेरे पास है, तो फिर ये क्यों कहते हो कि अल्लाह ने अपने काम, अपने खजाने और अपनी कुदरत दूसरों में बांटी भी? असल में शिर्क कर रद्द है कि जो लोग अल्लाह के सिवा दूसरों से मांगते हैं, और वो अल्लाह ही है जिसने तुम्हारी हम जिन्स बीवियां बनाई। हम जिन्स, जरा सोचिए अगर औरत के मुकाबले में घोड़ा होता तो कैसा लगता। बनीन, और इन बेटियों से तुम्हें बेटे और पोते अता किए, आप में से किस किस के पोते पोतियां हैं? तो उसका लफ्ज आ गया हफदा, कहते अपने बच्चों से भी ज्यादा पोते नवासे अच्छे लगते हैं ना, और नवासे पहले अच्छे लगते हैं, फिर पोते हो जाएं फिर पोते ही अच्छे लगते हैं, फिर नवासे पीछे हो जाते हैं। ये अल्लाह की नेमत नहीं है, इसको एनर्जी ड्रेन बनाए, इनकी छोटी-छोटी बातें सुनकर, इनको खेलता देखकर अल्लाह का शुक्र अदा करें कि अल्लाह आपने इतनी नेमतें दी हैं, अब हमने इनकी अच्छी तरबियत करनी है, और अच्छी अच्छी चीजें तुमको खाने को दी दी आपको रोज देता है। क्या बना रहे हैं आज इफ्तारी में? ये जुमला सब पूछते हैं जाके, मैंने नहीं पूछा आपसे, मैंने सिर्फ दोहराया, अक्सर लोग यही पूछते हैं, तो भाई आपको क्या लगे उन्होंने क्या बनाया, आपको क्या लगे हैं सोचने की? वो कहते ना मिर्जा गालिब के एक शख्स आया और कहा कि आपको पता है आपके हमसाए ने खीर पकाई है, तो कहा मुझे क्या? कहा नहीं मैंने सुना है वो आपको भी भेजेगा, तो कहने के तुझे क्या? तो ये मुझे तुझे पे छोड़ दे, मत पूछा करे लोगों से क्या बनाया प्लीज, क्योंकि ये चीज भी बाज दफा लोगों को और कुछ पकाने पर मजबूर करती है कि आप पूछेंगे तो क्या करेंगे, फिर जवाब देंगे तो या तो वो झूठ बोलेंगे या फिर खाने बनाएंगे, तो ये सवाल पूछने वाला नहीं है। अफबिल बातिल युमिनून, क्या फिर ये लोग ये सब कुछ देखते और जानते हुए भी बातिल को मानते हैं और अल्लाह के एहसान का इनकार करते हैं और अल्लाह को छोड़कर इनको पूछते हैं जिनके हाथों में ना आसमानों से इनको कुछ रिस्क देना है और ना जमीन से? इतना ना समझे कि बादशाह को छोड़कर कोई उसके अर्दली से कुछ मांगने लग जाए। दुनिया में भी हम ऐसा करें तो हम बेवकूफ कहलाएं, लेकिन शिर्क बंदे की मत मार देता है, और अगर असल बात यह है कि अगर वो कुछ उससे मांगना भी चाहें और ना ये वो काम ना ये काम वो कर ही सकते हैं, बस अल्लाह के लिए मिसालें ना घड़ो, और अल्लाह जानता है तुम नहीं जानते, अल्लाह तो एक मिसाल देता है, एक तो है गुलाम दूसरे का ममलूक और खुद को इख्तियार नहीं रखता, दूसरा शख्स ऐसा है जिसे हमने अपनी तरफ से अच्छा रिस्क अदा किया और वो इसमें से खुले और छुपे खूब खर्च करता है, बताओ क्या ये दोनों बराबर है? बराबर नहीं हो सकते ना, तो इसी तरह मुशरिक और मुवाहिद बराबर नहीं है अल्हम्दुलिल्लाह, मगर अक्सर लोग इस सीधी राह से हट जाते हैं। कौन सी सीधी राह? तौहीद की, इसका इल्म नहीं रखते। अक्सर लोगों को तौहीद और शिर्क का फर्क ही नहीं पता। वदरबल्लाहु मसलर रजुलैन, और अल्लाह तला एक और मिसाल देता है, दो आदमी है, गूंगा बहरा है, कोई काम नहीं कर सकता और अपने आका पर बोझ बना हुआ है, जिधर भी वो इसको भेजे कोई भला काम इससे बन ना आए, दूसरा शख्स ऐसा है कि इंसाफ का हुक्म देता है और खुद राह रास पर कायम है, बताओ क्या ये दोनों बराबर हैं? बराबर नहीं है। और जमीन आसमान के पोशीदा हकायक का इन तो अल्लाह ही के पास है, और क्यामत के बर्पा होने का मामला कुछ देर ना लेगा, यानी क्यामत कब आनी है कब नहीं आनी, मगर इल्ला कलम हिल बसर, मगर पलक झपकते हुए, वहुवा करब, मगर ये के मगर बस इतनी के जिसमें पलक झपक जाए, बल्कि इससे भी कम वक्त, हकीकत है कि अल्लाह ताला सब कुछ कर सकता है। आ सकती है क्यामत किसी लम्हे, और क्यामत ना भी आए अगर अभी, क्योंकि हम कहते हैं अभी कुछ निशानियां बाकी हैं, तो मौत तो आ सकती है ना। ममात फकत कामत क्यामत हो, जो मर गया उसकी क्यामत तो कायम हो गई, तो हर वक्त तैयार है हम सब अल्लाह के सामने पेश होने को। अल्लाह ने तुमको तुम्हारी माओ के पेटों से निकाला इस हालत में कि तुम कुछ ना जानते थे, सोचें अपना बचपन, आज हम कहते हैं हमें जो पता है किसी और को पता ही नहीं, अम्मी अब्बू को तो कुछ आता ही नहीं है और अम्मी को तो बिल्कुल ही नहीं आता। हाँ, इसने तुम्हें कान दिए, आंखें दी और सोचने वाले दिल दिए, कौन सोचता है? दिल के दिमाग, دل دماغ نہیں سوچتا، تاکہ تم شکر گزار بنو. کیسے شکر گزار بنو؟ ان نعمتوں کا صحیح استعمال کر کے. اب کائنات پہ غور، الم یروا الی الطیر مسخرات، کیا ان لوگوں نے کبھی پرندوں کو نہیں دیکھا کہ فضائے آسمانی میں کس طرح مسخر ہیں؟ اللہ کے سوا کس نے ان کو تھام رکھا ہے؟ اس میں بہت نشانیاں ہیں ان لوگوں کے لیے جو ایمان لاتے ہیں. اور اللہ نے تمہارے لیے گھروں کو جائے سکون بنایا. کتنی بڑی ریالٹی ہے، جو سکون گھر میں ہے وہ باہر تو نہیں ہے. اس نے جانوروں کی کھالوں سے تمہارے لیے ایسے مکان پیدا کیے جنہیں تم سفر اور قیام دونوں حالتوں میں ہلکا پاتے ہو. اسی نے جانوروں کے سوف اور اون اور بالوں سے تمہارے لیے پہننے اور برتنے کی بہت سی چیزیں پیدا کی، پیور وول کی چیزیں، اشارہ جو زندگی کی مدت مقرر تک تمہارے کام آتی ہیں. یہ سب کب تک چلیں گی؟ جیکٹس، سویٹرز، کوٹ، جب تک زندگی ہے. ہمارے مرتے ہی ہماری چیزوں کو پکڑ کر لوگ پھینک آئیں گے مسجدوں کے ڈونیشن باکس میں. پھینکی ہے اماں کی چیزیں، رکھی اپنے پاس. زندگی میں ہم چیزوں کو ہاتھ نہیں لگانے دیتے، ہمارے پاس لوگ اس کی قدر ہی نہیں کرتے. اس نے اپنی پیدا کی ہوئی بہت سی چیزوں سے تمہارے لیے سائے کا انتظام کیا، پہاڑوں میں تمہارے لیے ایسی پناہ گاہیں بنائی. یعنی اللہ تعالیٰ اپنی اور نعمتوں کا ذکر کرتے ہیں کہ کیسے کیسے. آپ دیکھیں ان چیزوں پہ کبھی عام دنوں میں توجہ بھی نہیں جاتی جس کا ذکر سورۃ نحل میں آ رہا ہے. اور تم ایسی پوشاکیں بخشی جو تمہیں گرمی سے بچاتی ہیں، اور دوسری پوشاکیں جو آپس کی جنگ میں تمہاری حفاظت کرتی ہیں. زرہوں کی طرف اشارہ ہے جو لوہے سے بنتی تھی. اس طرح وہ تم پر اپنی نعمتوں کی تکمیل کرنا چاہتا ہے، شاید کہ تم فرما بردار بنو، یعنی ان نعمتوں کو پا کر اس کو یاد کرو. اب اگر یہ لوگ منہ موڑتے ہیں تو اے محمد صلی اللہ علیہ وسلم، اے محمد صلی اللہ علیہ وسلم، آپ پر تو صاف پیغام پہنچا دینے کے سوا اور کوئی ذمہ داری نہیں. یہ اللہ کے احسان کو پہچانتے ہیں پھر اس کا انکار کرتے ہیں. ذرا غور کریں اس پہ، نعمتوں کو پہچانتے تو ہیں لیکن پھر بھول جاتے ہیں، بار بار بھولتے ہیں، بار بار بھولتے ہیں. اور بعض لوگ تو ان میں سے ایسے ہیں جو کافر ہیں، یعنی حق کو ماننے کو تیار ہی نہیں ہے. وَيَوْمَ نَبْعَثُ مِنْ كُلِّ أُمَّةٍ، انہیں کچھ ہوش بھی ہے اس روز کیا بنے گی جبکہ ہر امت میں سے ایک گواہ کھڑا کریں گے. پھر کافروں کو نہ تو حجتیں پیش کرنے کا موقع دیا جائے گا، نہ ان سے توبہ استغفار کا مطالبہ کیا جائے گا. ظالم لوگ جب ایک دفعہ عذاب دیکھ لیں گے تو اس کے بعد نہ ان کے عذاب میں کوئی کمی کی جائے گی، ٹیمپریچر کم نہیں ہوگا، اور نہ ان کو ایک لمحہ بھر کے لیے مہلت دی جائے گی، یعنی تھوڑی دیر کے لیے کھڑکیاں کھول نہیں دی جائیں گی کہ گرمی ختم ہو جائے. اور جب وہ لوگ، کون سے لوگ؟ جنہوں نے شرک کیا تھا اپنے شریکوں سے، یعنی جنہوں نے شرک کیا تھا. اب ذرا دیکھیں شرک والوں کی سختی آ رہی ہے. جن لوگوں نے دنیا میں شرک کیا تھا اپنے ٹھہرائے ہوئے شریکوں کو دیکھیں گے کہاں؟ جہنم میں. تو کہیں گے اے پروردگار، یہی ہے ہمارے وہ شریک جن کو ہم تجھے چھوڑ کر پکارتے تھے. اس پر ان کے وہ معبود ان کو صاف جواب دیں گے، تم جھوٹے ہو. اس وقت یہ سب لوگ اللہ کے آگے جھک جائیں گے اور ان کی سب جھوٹ بازیاں رفو چکر ہو جائیں گی جو یہ دنیا میں کرتے رہے. جن لوگوں نے خود کفر کی راہ اختیار کی اور دوسروں کو اللہ کی راہ سے روکا، انہیں ہم عذاب پر عذاب دیں گے اس فساد کے بدلے میں جو یہ دنیا میں کرتے رہے. کتنا واضح موضوع ہے شرک کا قرآن میں. میں سوچتی صرف قرآن کا اگر کوئی ترجمہ پڑھ لے، کبھی شرک کی طرف نہیں جا سکتا، کبھی زندہ مردہ کو نہیں پوچھ سکتا، نہ لکڑی کے بت کے آگے، نہ قبر میں گئے ہوئے انسان سے مانگ سکتا ہے. اے محمد صلی اللہ علیہ وسلم، اس دن سے ان کو خبردار کیجئے جبکہ ہم ہر امت میں خود اسی کے اندر ایک گواہ اٹھا کھڑا کریں گے جو اس کے مقابلے میں شہادت دے گا، اور ان لوگوں کے مقابلے میں شہادت دینے کے لیے ہم آپ کو لائیں گے. اور یہ اسی شہادت کی تیاری ہے کہ ہم نے یہ کتاب آپ پر نازل کر دی جو ہر چیز کی صاف صاف وضاحت کرنے والی ہے. ہدایت اور رحمت اور بشارت ہے ان لوگوں کے لیے جنہوں نے سر تسلیم خم کر دیا. جب آپ تھکنے لگتے ہوں گے نا تو ایسی آیتوں پہ غور کر کے خوش ہو جایا کریں. ہدایت، رحمت، خوشخبری، پھر اس کے بعد تھکن. کیا تھکن اور وقت کی کمی کا کیا احساس ہونا. اصل بات یہ کہ جس کو یہ کتاب سمجھ آ گئی اس کا دل تو خوش رہے گا. اس کے بعد بڑی کمپریہنسو آیت ہے جو پورے دین اسلام کا خلاصہ پیش کرتی ہے، اور عثمان بن مزون نے اس کو خطبہ جمعہ میں بھی شامل کیا. آج بھی اکثر مسجدوں کے جمعے کے خطبے سے پہلے یہ آیت پڑھی جاتی ہے، لیکن عمل میں ہم کورے. کیوں؟ اس لیے کہ ہمیں سمجھ نہیں آتی. تین چیزوں کے کرنے کا حکم، تین چیزوں سے روکا جا رہا ہے. ان اللہ یامرکم بالعدل والاحسان وایتاء ذی القربا، اللہ عدل اور احسان اور صلہ رحمی کا حکم دیتا ہے، بدی اور بے حیائی اور ظلم و زیادتی سے تم کو منع کرتا ہے۔ یہ ہے دین کا خلاصہ۔ ہمارے دین میں کوئی ایسی چیز نہیں ہے کہ جو بہت اچھی ہو اور آپ کو حرام کر آپ پہ حرام ہو گئی ہو، یا کوئی چیز بہت خراب ہو اور کہا دے اس کو کرو۔ دین فطرت ہے، دین عدل ہے، اتنا کلیئر دین، اتنا ٹھنڈا دین کوئی اور نہیں ہوگا۔ اللہ تعالی ہم سب کو اس کی قدر کرنے والا بنا دے۔ اور کیا کرتا ہے؟ وَيَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ، تمہیں بغی سے، سرکشی سے بھی روکتا ہے اور تم کو نصیحت کرتا ہے تاکہ تم سبق لو۔ وَأَوْفُوا بِعَهْدِ اللَّهِ، اللہ کے عہد کو پورا کرو جبکہ تم نے اس سے کوئی عہد باندھا ہو۔ ہم نے کوئی عہد باندھا اللہ سے؟ اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ، یہ کیا عہد ہے؟ وعدہ تو کلمے کے تقاضے پورے کرنے ہیں۔ اور اپنی قسمیں پختہ کرنے کے بعد توڑ نہ دو جبکہ تم اللہ کو اپنے اوپر، جبکہ تم اللہ کو اپنا کفیل سمجھتے ہو۔ ان اللہ یعلم ما تفعلون، جبکہ تم خود کو اللہ کو اپنے اوپر گواہ بنا چکے، اللہ تمہارے سب افعال سے آگاہ ہے۔ جی اس کو آئیے اگر ذرا اس کو آن کریں، اس کو چارجر کو دیکھیے گا ذرا۔ اللہ تعالیٰ تمہارے سب افعال سے باخبر ہے۔ تمہاری حالت اس عورت کی سی نہ ہو جس نے آپ اپنی محنت سے سوت کاتا، پھر آپ ہی ٹکڑے ٹکڑے کر دیا۔ تم اپنی قسموں کو آپس کے معاملات میں مکر و فریب دینے کا ہتھیار نہ بنا لو۔ یہ اصل میں ایک ایسے شخص پیچھے سے بند، یہ اصل میں ایک ایسے شخص کی کہانی ہے جو وعدے کر کے توڑ دیتا ہے۔ کہتے ہیں کہ مکہ میں ایک ایسی عورت تھی کہ جو باولی تھی، سارا دن بیٹھ کر سوت کاٹتی اور اس کے بعد پھر اپنے کاتے ہوئے سوت کو ضائع کر دیتی۔ اللہ تعالیٰ ایسی عورت کی مثال دے کر مجھے آپ کو کہہ رہے ہیں کہ اپنی رمضان کی نیکیوں کو ضائع نہ کرو۔ تمہاری یہ نیکیاں تمہیں کہیں اتنا مغرور نہ کر دیں، اتنا بڑا نہ بنا دیں کہ تم اپنے آپ کو پھر کل خود کفیل سمجھتے رہو۔ نہیں بابی دوسرے میں ڈال کے دیکھ، مثال کو سنتے ہیں۔ تمہاری حالت اس عورت کی سی نہ ہو جس نے آپ کی اپنی محنت سے سوت کاٹا اور پھر آپ ہی سے ٹکڑے ٹکڑے کر دیا۔ تم اپنی قسموں کو آپس کے معاملات میں مکر و فریب کا ہتھیار بناتے ہو تاکہ ایک قوم دوسری قوم سے بڑھ کر فائدے حاصل کرے، حالانکہ اللہ اس عہد و پیمان کے ذریعے سے تم کو آزمائش میں ڈالتا ہے۔ یعنی امت مسلمہ کو میسج دیا جا رہا ہے، اپنی کمٹمنٹس پوری کرو، اپنے وعدے پورے کرو، جس چیز کی امید دلائی اس کو کر کے پورا کرو، اس کو پورا کرو۔ لیکن افسوس کی بات ہے، آج امت مسلمہ کا حال بڑا عجیب ہے۔ فرمایا ضرور قیامت کے روز تمہارے ان تمام اختلافات کی حقیقت تم پر کھول دے گا۔ اگر اللہ کی مشیت یہ ہوتی کہ تم میں کوئی اختلاف نہ ہو تو اللہ کی مشیت یہ ہوتی کہ تم میں کوئی اختلاف نہ ہو تو وہ تم سب کو ایک ہی امت بنا دیتا، مگر وہ جسے چاہتا ہے گمراہی میں ڈالتا ہے۔ سب کو ایک کیوں نہیں بنایا؟ کیونکہ سب نے چاہا نہیں ہے، ہر ایک اپنی مرضی کرنے کا شوق ہے، ہر ایک بڑا بننا چاہتا ہے۔ اس لیے اللہ تعالیٰ فرماتے ہیں کہ جب لوگ اپنے دل میں بڑائی رکھتے ہیں تو اللہ ان کو ہدایت نہیں دیتا، اور جسے چاہتا ہے راہ دکھا دیتا ہے۔ ضرور تم سے تمہارے اعمال کی باز برس ہو کر رہے گی۔ دعا کریے اللہ محاسب نہ حساب یسیرا۔ اور اے مسلمانوں، تم اپنی قسموں کو آپس میں ایک دوسرے کو دھوکہ دینے کا ذریعہ نہ بنا لو، کہیں ایسا نہ ہو کہ کوئی قدم جمنے کے بعد اکھڑ جائے۔ یعنی اپنے آپ کو ریلائیبل رکھو، ٹرسٹ وردی رکھو۔ اور تم اس جرم کی پاداش میں کہ تم نے لوگوں کو اللہ کی راہ سے روکا، برا نتیجہ دیکھو اور سخت سزا بھگتو۔ اللہ کے عہد کو تھوڑے سے فائدے کے بدلے میں نہ بیچ ڈالو، جو کچھ اللہ کے پاس ہے وہ زیادہ بہتر ہے اگر تم جانو۔ سوچیے اللہ کے پاس کیا کچھ ہے، بہت کچھ ہے اس کے پاس۔ اللہ تعالیٰ آپ کو مجھے اس کی حفاظت کرنے والا بنا دے جو اس نے ہمیں دیا ہے۔ جو کچھ تمہارے پاس ہے وہ خرچ ہو جانے والا ہے، جو کچھ ہے وہ خرچ ہو جائے گا، سوچئے۔ اور جو کچھ اللہ کے پاس ہے وہ باقی رہنے والا ہے۔ سچ ہے کہ نہیں؟ آج گروسری لاتے ہیں ایک ہفتے میں ختم، آج کپڑے پہنے دو دن میں گندے۔ جو اللہ کو دے دیا، جو اللہ کے پاس چلا گیا، وہ پریزرو ہو گیا، وہ بچ گیا۔ وَلَنَجْزِيَنَّ الَّذِينَ صَبَرُوا أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ، اور ہم ان لوگوں کو جو صبر سے کام لیتے ہیں، ہم ضرور صبر سے کام لینے والوں کو ان کے اجر ان کے بہترین اعمال کے مطابق دیں گے۔ جو شخص بھی نیک عمل کرے گا، خواہ وہ مرد ہو یا عورت، بشرطے کہ وہ مومن ہو، ہم اسے دنیا میں پاکیزہ زندگی بسر کرائیں گے. اس کو ہائی لائٹ کریں، حیاتن طیبہ. یہ ہے وہ پاکیزہ زندگی جس میں غلط چیزیں نہیں ہوتی اور سچائی کے ساتھ انسان اس دنیا کو انجوائے کرتا ہے، اور آخرت میں ایسے لوگوں کو ان کے اجر ان کے بہترین اعمال کے مطابق بخشیں گے. اللہ تعالیٰ ہمیں بہترین اعمال کرنے والا بنا دے. دنیا کی سب بیکاریات چھٹ جاتی ہیں اللہ کی طرف آنے سے، بیکار مشغلے، بیکار چیزیں، اللہ تعالیٰ ہماری چھڑا دے. فَإِذَا قَرَأْتَ الْقُرْآنَ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ. پھر جب تم قرآن پڑھنے لگو تو شیطان رجیم سے اللہ کی پناہ مانگ لیا کرو. اسے ان لوگوں پر تسلط حاصل نہیں ہوتا جو ایمان لاتے اور اپنے رب پر بھروسہ کرتے. اس کا زور تو انہی لوگوں پر چلتا ہے جس کو اپنا سرپرست بناتے اور اس کے بہکانے سے شرک کرتے ہیں. یہ ہے وہ آیت جس کی وجہ سے ہم قرآن کے شروع میں اعوذ باللہ پڑھتے ہیں. شیطان دور رہتا ہے کس چیز سے؟ اعوذ باللہ پڑھنے سے، آیت الکرسی پڑھنے سے، اسی طرح قل اعوذ برب الناس اور فلق سے، سورت بقرہ کی آخری آیتوں کے پڑھنے سے شیطان بھاگتا ہے. سونے کے اذکار پڑھ لیں گے تو رات بھر شیطان سے محفوظ ہوں گے. ذکر الہی سے شیطان بھاگتا ہے، اسی طرح وضو اور نماز سے شیطان بھاگتا ہے. فضول کھانے سے پرہیز کریں، بیکار بولنے سے پرہیز کریں، شیطان آپ سے دور بھاگے گا. اس وقت بھی جب کبھی کوئی توجہ ادھر سے ادھر ہونے لگے نا تو اس بلا پڑھ لیا کریں، انشاءاللہ آپ دیکھیں گے کہ آپ کی فوراً توجہ واپس آئے گی. شیطان اور کچھ نہ کرے نا تو وہ توجہ بٹاتا ہے. اور آپ کا کیا خیال ہے، اس ہال میں شیطان نہیں آ کے بیٹھتا؟ وہ بھی آپ کے ساتھ بیٹھتا ہے اور آپ کو بار بار ڈی ٹریک کرتا ہے. جب ہم ایک آیت کی جگہ دوسری آیت نازل کرتے ہیں، اللہ بہتر جانتا ہے. اب یہاں ناسخ المنسوخ کا جو پیچھے ذکر تھا اس کا اشارہ کہ کچھ احکامات بدل دیے جاتے ہیں، بعد میں اس کی جگہ اور اچھے احکامات لائے جاتے ہیں. اللہ تعالیٰ اس کو خوب جانتا ہے کہ کیا نازل کرے. قالوا انما انت مفتر، یہ لوگ کہتے ہیں تم تو خود قرآن گھڑ کر لے آتے ہو. اصل بات یہ کہ ان میں سے اکثر لوگ حقیقت سے ناواقف ہیں. ان سے کہو اسے تو روح القدس نے ٹھیک ٹھیک میرے رب کی طرف سے بتدریج نازل کیا. گریجولی 23 سال لگے اس قرآن کو آتے ہوئے تاکہ لوگ اس کو برداشت کر سکیں، تاکہ ایمان لانے والوں کے ایمان کو پختہ کریں. کہتے ہیں جو رنگ آہستہ آہستہ چڑھتا پکا ہوتا ہے. اب دورہ قرآن میں رنگ چڑھتا تو تیزی سے ہے کیونکہ وقت اتنا ہوتا ہے، اللہ نہ کرے یہ تیزی سے اتر جائے. ہاں یہ کچا پکا رنگ چڑھ بھی گیا نا تو بعد میں انشاءاللہ اور پکا ہوگا. لیکن کس کو یہ قرآن فائدہ دیتا ہے؟ جو ایمان لائے اور خود جو ایمان لائے، فرما برداری کو زندگی کے معاملات میں سیدھی راہ بتائے اور انہیں فلاح اور سعادت کی خوشخبری دے. وَلَقَدْ نَعْلَمُ أَنَّهُمْ يَقُولُونَ. اب پھر سورت کا تتمہ ہے، اللہ کے نبی کو دوبارہ تسلیاں دی جائیں گی. ہمیں معلوم ہے یہ لوگ تمہارے بارے میں باتیں کرتے ہیں کہ اس شخص کو ایک آدمی پڑھا جاتا ہے، حالانکہ ان کا اشارہ اس آدمی کی طرف ہے جس کی زبان عجمی ہے اور یہ صاف عربی زبان جانتا ہے. حقیقت یہ ہے کہ جو لوگ اللہ کی آیات کو نہیں مانتے، اصل دیکھیں جن کو نہیں ماننا ہوتا نا وہ نبی کی بات بھی نہیں مانتے، تو جو لوگ اللہ تعالیٰ کی آیتوں کو نہیں مانتے اللہ ان کو ہدایت بھی نہیں دے گا اور ان کے لیے دردناک عذاب ہے. نبی کے سورس آف نالج پہ شک کرتے تھے، اللہ تعالیٰ نے اس کی بات کر کے بتا دیا تمہیں ہدایت ہی نہیں ملنی، تم ہدایت کے لیے تو آئے نہیں، تم تو ہدایت دینے والے کی ذات میں کھوئے ہوئے ہو. اللہ اکبر. اللہ تعالیٰ ایسے لوگوں کو کبھی صحیح بات تک پہنچنے کی توفیق نہیں دیتا اور ایسے لوگوں کے لیے دردناک عذاب ہے. جھوٹی باتیں نبی نہیں گھڑتا، بلکہ جھوٹ وہ لوگ گھڑ رہے ہیں جو اللہ کی آیتوں کو نہیں مانتے، وہی حقیقت میں جھوٹے ہیں. اب یہاں ایک بڑی خوبصورت بات ہے کہ جب دل میں سچا ایمان ہو اور کبھی کبھی حالات ایسے مشکل آ جائیں کہ عمل کر نہ پائیں لیکن دل میں گلٹ ہو تو کیا ہوگا؟ عمار بن جاسر کا واقعہ ہے، جو شخص ایمان لانے کے بعد کفر کرے، وہ اگر مجبور کیا گیا ہو اور دل اس کا ایمان پر مطمئن ہو تب تو خیر ہے، مگر جس نے دل کی رضا مندی سے کفر کو قبول کر لیا اس پر اللہ کا غضب ہے. اور ایسے سب لوگوں کے لیے کون؟ جو مجبوریوں کے نام پہ مجبور ہو جاتے ہیں. سوچئے حالات ایسے، وقت ایسا، برا ایسا، مجبوری ہے نہیں، اگر کسی غلط جگہ پہ گئے ہیں تو دل بھی خوش ہے کہ پریشان ہے. یہ آیت آپ کو مجھے سکھا رہی ہے یہ بات کہ اگر ہمیں ناپسند جگہ پہ جا کے بیٹھنا بھی پڑ جائے تو پھر آپ انجوائے نہیں کر سکتے، ورنہ یاد رکھیے آپ بھی انہی میں سے ہیں. پر میں ایسے لوگوں کے لیے بڑا عذاب ہے. کیوں؟ ذالک بانہم استحبوا الحیات الدنیا علی الاخرہ، اس لیے کہ انہوں نے آخرت کے مقابلے میں دنیا کی زندگی کو پسند کر لیا، اور اللہ کا قاعدہ ہے کہ وہ ان لوگوں کو راہ راست نہیں دکھاتا جو اس کی نعمت کی ناشکری کریں. اپنے لیے دعا کریں اللہ میں نعمتوں کی قدر کرنے والا بنا دے، ناشکریوں سے بچا لے، اور یہ وہ لوگ ہیں جن کے دلوں اور ان کی آنکھوں اور ان کے کانوں پر اللہ نے مہر لگا دی اور یہ غافل ہیں. اللہ غافل ہونے سے بچا. یہ غفلت میں ڈوبے پڑے ہیں, ظاہر ہے ضرورت ہے سوری ضرور ہے کہ آخرت میں یہی خسارے میں رہے, بخلاف ان کے جن لوگوں کا حال یہ ہے کہ جب ایمان لانے کی وجہ سے بہت ستائے گئے, کبھی دین پہ عمل کیا اور آپ کو کوئی بات سننی پڑے تو اس آیت کو یاد کر لیجئے, تو انہوں نے گھر بار چھوڑ دیے, ہجرت کی, راہ خدا میں سختیاں جھیلیں اور صبر سے کام لیا. ان کے لیے یقیناً تیرا رب غفور الرحیم ہے. ان سب کا فیصلہ اس دن ہوگا جبکہ ہر نفس کو اپنی ہی بچاؤ کی فکر لگی ہوگی اور ہر ایک کو اپنے کیے کا بدلہ پورے کا پورا دیا جائے گا اور کسی پر ذرہ برابر ظلم نہ ہوگا. کوئی دن سوچی ایسا جب صرف نفسی نفسی پڑی ہو, صرف اپنی فکر لگی ہو. مکہ بڑی آباد بستی تھی لیکن نبی صلی اللہ علیہ وسلم کو جب انہوں نے وہاں سے نکالا تو ان کے ساتھ کیا ہوا اس کا منظر پیش کیا جا رہا ہے. ضرب اللہ مثلا قریا, اللہ ایک بستی کی مثال دیتا ہے, وہ امن اور اطمینان کی زندگی بسر کر رہی تھی اور ہر طرف سے اس کو بفراغت رزق پہنچ رہا تھا, پھر اس نے اللہ کی نعمتوں کا کفران شروع کر دیا. کہ یہ ہمارے ملکوں کی بات تو نہیں ہو رہی. فذاقہ اللہ لباس الجوع والخوف, پھر اللہ نے ان کو بھوک اور خوف کا لباس پہنا دیا ان کے ان کرتوتوں کی وجہ سے جو انہوں نے کی. ان کے پاس ان کی اپنی قوم میں سے ایک رسول آیا مگر انہوں نے اس کو جھٹلا دیا, آخر کا عذاب نے ان کو آ لیا جبکہ وہ ظالم ہو چکے تھے. نہ شکری سے بچ جائیں, یاد رکھے نہ شکرے لوگوں کی زندگی بھی اجیرن ہو جاتی ہے. پس اے لوگو, اللہ نے جو کچھ حلال اور پاک رزق تم کو بخشا اسے کھاؤ اور اللہ کے احسان کا شکر ادا کرو. اگر تم واقعی اس کی بندگی کرنے والے ہو, اللہ نے جو کچھ تم پر حرام کیا ہے وہ ہے مردار اور خون اور سور کا گوشت اور وہ جانور جس پر اللہ کے سوا کسی اور کا نام لیا جائے. چوتھی جگہ جہاں یہ حلال حرام کا تذکرہ ہے کہ اگر بھول گئے ہو تو یاد رکھنا, قرآن پڑھنے کے بعد تمہاری زندگی میں اس میں سے ایک بھی چیز نہ آئے. ہاں البتہ بھوک سے مجبور ہو کر اگر کوئی ان چیزوں کو کھا لے بغیر اس کے کہ وہ اللہ کے قانون کی خلاف ورزی کی خواہش نہ رکھے یا حد ضرورت سے تجاوز کا مرتکب نہ ہو, تو یقیناً اللہ تعالیٰ معاف کرنے والا رحم فرمانے والا ہے. انشاءاللہ اس سے اگلی جو چند آیتیں اس کو ہم کل کریں گے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمارے وقت میں برکت دے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک, ربنا تقبل منا انک انت السمیع العلیم. یہ آخری چند آیتیں لم ترا کیف والی سنتے ہیں, بہت ہی خوبصورت آیات ہیں.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ. جی میری آواز کلاس میں آ رہی ہے؟ جی کیسے لگا آج کا پارہ, کیا سیکھا آج؟ ہوگی ان شاء اللہ ڈے بھی ریکیپ کرتے ہیں ہم, اس ٹائم بھی اور صبح بھی کرتے ہیں. تھوڑا سا مجھے بتائیں آج کیا اپنے لیے کیا لیا, کیا غور و فکر, کیا سزا؟ بہت زیادہ جی شکر گزاری ورک کرنا ہے, الحمدللہ آلویز ٹو گڈ. بالکل جی, اور جن چیزوں پہ سازا جی کہتے ہوتے ہیں ڈیلی شیڈیول کا یہ آپ کے سامنے آ گیا ہے, جن کو تھوڑی سی کنفیوژن ڈیلی ہو رہی ہوتی ہے کہ ہمارا کب کلاس سٹارٹ ہوتی ہے, ری پلے میں کب ہے, تو وہ پلیز اس میں ضرور آئیں. اور نمبر دو رجسٹرڈ کروائیں, جیسے بار بار آپ کو کہا جا رہا ہے کہ ابھی بھی اچھا طرح ہمارا کل 16 پارا بھی ساتھ سٹارٹ ہوگا, تو پلیز ضرور کریں. جی دل سے شکر کرنا ہے ہر نعمت پر, نعمتوں کا شکر کرنا ہے, نہ شکری نہیں کرنی. جی بالکل, اور بہت خوبصورت جب سازہ جی کہہ رہے ہوتے ہیں نا کہ اس پہ آپ نے عمل کے لیے کیا لیا, وہاں پہ سوچنے کے لیے بھی ٹائم دیتے ہیں, تو وہ ضرور ہائی لائٹ کیا کریں. بلکہ اپنے پاس ایک आप नोट्स तो लिए होंगे, उसमें लिखते होंगे, तो अगर डायरी बना लें, अगर अभी रमजान के जितने भी अभी पारे रह गए हैं उसमें से जितने आपको अमल की बातें बताई जा रही है ना, वो साथ में लें। अभी तो हमारे पास बहुत ज्यादा टाइम होता है कि हम उन पर अमल कर सकते हैं ना। गौर व फिक्र की आयात, जैसे आज शहद की मक्खी के बारे में देखें बताया गया है, दूसरों को फायदा पहुंचाने वाला बनना जी, इंशा ताला वादों को पूरा करना है, बिल्कुल सही बात है। गौर व फिक्र करना है, तदब्बर करना है, तकब्बर नहीं करना जी, तकब्बर कभी ना करो, अल्लाह को पसंद नहीं, वादा खिलाफी नहीं करनी जी बिल्कुल। जब एक चीज सुन, ये जरूरी नहीं बात हम कहें जी पक्का वादा है या नहीं, लेकिन जब आप जबान से कह देते हैं ना कि ये करना है, तो वाकई आपका वादे में आ जाता है जी। नाशुक्री से जो है जरूर बचना है, और सबसे ज्यादा जब भी आप क्लास स्टार्ट हो उस वक्त भी नवाफिल पढ़ के क्लास में आया करें। कुछ लोगों को तो ज़ाहिर है साथ में रोजे खोल, इफ्तार का टाइम होता है, मुख्तलिफ टाइम है, हर माशा हम मुख्तलिफ ममालिक से मिल के हम लोग ये कुरान की क्लास ले रहे हैं ऑनलाइन, तो उसमें दुआएं जरूर किया करें अपने लिए जी। नियत करनी है कि कुरान के पैगाम को आगे पहुंचाना जी इंशाल्लाह ताला। तो जिस वक्त जो भी टाइम साथ साथ दुआएं बहुत ज्यादा करें अपने लिए, सबके लिए जो लोग इसमें हैं, और बल्कि अभी जैसे उस्ताद अली ने कहा है, जिन लोगों ने कुरान पढ़ लिया है, जो ले रहे हैं, जो नए हैं, उसके लिए जरूर तकब्बर नहीं करें कि अभी हमने सुन लिया तो इसको नहीं, बल्कि हमने इसको हमेशा के लिए अपनी जिंदगी बनाना है। अल कुरान हयाती, जैसे हमारा एक थीम है ना इसमें दिया गया, इसको हमने सोचना है और अपने दिल के अंदर लेके आना है। बार बार सोचा करें कि अल्लाह ताला ही मुझे क्यों लेके आए, अभी भी ले। अगर कुछ लोग परेशान होते हैं जो इतनी लेट होगी, इतनी कोई देर नहीं हुआ, चाहे आप एज के किसी भी मरहले में हैं, तो लाजमन इसके वेलकम है। तो ये कुरान वाकई है, वला कयस्सरन अल कुरान हर मिन मुद्दकिर, ये कुरान को हमने आसान बनाया, तो कोई है इसको सीखने वाला? जैसे आप इसके आगे आज आपने पढ़ लिया कि इस कुरान की हिफाजत की जिम्मेदारी अल्लाह ताला ने खुद ली है, ठीक है। तो कोशिश करें, जैसे शहद की मक्खी आप देखें जो दूध पीते हैं, आपने जितनी कायनात की चीजों के बारे में जो हम लोग डेली पढ़े हैं उस पर गौर फिक्र करें, और लाजमन दूसरे दिन आके एक तो हम भी कैप करते ही हैं, शेयर करें कि आपने क्या फील किया, आपने क्या अमल की बात ली, नई क्या चीज सीखी। हम लोग रिकैप में तो वो सारा देख रहे हैं कि अंबिया के किस्से पढ़ रहे हैं, उसमें उनके साथ क्या मसाइल हुए थे, किस वजह से उन पे अजाब आया, अजाब की जब आयात आते हैं तो उस पे जरूर आप दुआ मांगा करें, उससे निजात के लिए दुआ किया करें कि अल्लाह ताला हमें इस अजाब से बचा, हमें ऐसी बुरी मौत से ना मारना, क्योंकि इसमें दुआ है ना, अल्लाह अऊज़ुबिका मिन तरद्दी वल हदमी वल गरक, हरी डूबने से, मरने से, गिर कर, ये सारी दुआएं मांगनी है। पुरानी और मसनून दुआएं जैसे आपको साथ साथ मेंशन करते रहते हैं, आपको ये मिल जाएंगी कहीं से भी। सबके पास माशाल्लाह मोबाइल है, गूगल ऐप पे जाएं, प्ले स्टोर में जाएं, जैसे आप गूगल पे जाएंगे, बुक्स आपके पास कहीं से भी अवेलेबल होंगी, जरूर प्लीज जैसे आज का सोने की दुआएं, हिफाजत शैतान से महफूज रहने की वाली की दुआएं, ये लाजमन अपनी जिंदगी में शामिल कर लें। जो अगर दुआएं याद नहीं है उनको सामने लिख के लगा लें, पास रख लें। आजकल तो रमजान है, हमारे पास बहुत ज्यादा टाइम, अगर हम इसकी एक रूटीन बना लेंगे, इन चीजों को शामिल कर, इंशाल्लाह ताला इंशाल्लाह ताला उसमें हमारी पुख्तगी आ जाएगी, ठीक है। इंशाल्लाह ऐसे करते हैं कि अभी इख्तिताम करते हैं क्लास का, क्योंकि माशाल्लाह साथ ही साथ साथ थोड़ा बहुत मेंशन हमें कर रहे हैं, बाकी इंशाल्लाह का भी क्या साथ करेंगे, और जरूर ज्यादा अभी भी क्लास के बाद जरूर अल्लाह ताला से शुक्राने के नवाफिल अदा किया कि अल्लाह ताला ने खैर आफियत के साथ हमें ये क्लास अता की और हम इसको सही तरीके से जी, बस कुरान सीखने को हमारी चॉइस बनाना है, तभी हम इसे अच्छा समझने और इम्प्लीमेंट भी कर सकेंगे जी। बिल्कुल सही है, इसी के साथ इंशा ताला कल जरूर कोशिश कीजिएगा, जो चीजें सादा जी ने मेंशन की उनको एक दफा रिवाइज कर लिया करें, ठीक है। جزاكم الله خير، سبحانك اللهم وبحمدك، نشهد أن لا إله إلا أنت، أستغفرك وأتوب إليك، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين، ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم، إلهي آمين، السلام عليكم ورحمة الله وبركاته.